Let us bow our heads just a moment for prayer. Our gracious Heavenly Father,
आउनुहोस् हामी हाम्रो शिरहरू प्रार्थनाको केही पलको निम्ति निहुराउँ। हाम्रो अनुग्रही स्वर्गीय पिता, हाम्रो निम्ति सौभाग्यका साथ हामी तपाईँको नजिक आउँदछौ। हाम्रो परमेश्वर र मुक्तिदाता, यो अद्भुत भजन सुनेर महान ईश्वर, यसले हामीलाई उत्तेजित बनाउँछ, किनभने हामी जान्दछौ कि तपाईँ महान हुनुहुन्छ र हामी प्रार्थना गर्दछौ कि तपाईँको महानता हामीमा नयाँ गरी प्रकट हुनेछ यस दिउँसोको समयमा जसै हामी बोल्दछौ।
It has fallen my lot for the first
र यो मेरो कार्यभारमा परेको छ। धेरै वर्षपछि पहिलो पटक पाएको छु कि फेरि पनि फर्केर जीवनको भूतकालमा जान कोसिस गर्दैछु र म प्रार्थना गर्दछु कि तपाईँले मलाई बल र मलाई आवश्यकता रहेको कुरा दिनुहुनेछ प्रभु यो घडी। र हुन सकोस् कि मेरा जीवनका ती सबै गल्तीहरू केवल अरूको निम्ति चढ्ने सिँढी बनेको होस्, त्यसले तिनीहरूलाई तपाईँको नजिक ल्याएको होस्। प्रदान गर्नुहोस् प्रभु, पापीहरूले समयको बालुवामा पदचिन्ह देख्न सकेको होस् र तिनीहरू तपाईँमा डोहोर्याइएका होस्। यी कुराहरू हामी प्रभु येशु ख्रिस्टको नाउँमा माग्दछौ, आमेन। तपाईँहरू बस्न सक्नुहुन्छ। म खुसी हुनेछु। ठिक छ श्रीमान, धन्यवाद। जसरी यस सन्त व्यक्तिले भाइ ग्लोभर, जसलाई मैले केही वर्षदेखि चिनेको छु, गत साँझमा उहाँसँग केही समय बिताउन सौभाग्य पाए र उहाँले मलाई भन्नुभएको छ उहाँ केही थोरै समयको लागि आराम गरिरहनु भएको छ, विश्राम गर्दै हुनुहुन्छ र अब 75 वर्षको उमेरमा फेरि प्रभुको सेवकाईमा फेरि फर्केर आउनु भएको छ। मैले पहिलो त्यो सुन्दा जस्तो थकित थिए त्यतिकै आधी पनि छुइन। मैले सोचेको थिए म थकित छु भने, तर म कि म थकित छु भने, उहाँले केवल मलाई यहाँ केही रुमालहरू राखिदिनु भएको छ, खामको रूपमा राखिदिनु भएको छ, त्यस्तै गरी राख्नु भएको छ जुन तिनीहरू भित्रै छन् र राखिएको छ। अब तपाईँहरू जो कोही पनि रेडियोमा हुनुहुन्छ वा यहाँ हुनुहुन्छ, जो यी रुमाल मध्ये एउटाको इच्छा गर्नुहुन्छ र तपाईँले एन्जलस टेम्पलले यी लगातार रूपमा पठाइराख्छन् हरेक समयमा, तपाईँले ठिक यहाँ एन्जलस टेम्पलमा लेख्न सक्नुहुन्छ र तिनीहरूले यसको निम्ति प्रार्थना गरिदिनेछन्। किनभने म तपाईँलाई निर्धक्क भन्छु कि यो धर्मशास्त्र अनुसार छ, यो परमेश्वरको प्रतिज्ञा हो। र यदि त्यो हो भने कि तपाईँ मध्ये कसैले मैले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने, किन म त्यो गर्नको निम्ति खुसी हुनेछु। तपाईँले केवल मलाई हुलाक कार्यालय बक्स 325325 जेफरसन बिल, अक्षरमा JEFFERSON VI दुईटा LE जेफरसन बिल इन्डियाना, वा यदि तपाईँले हुला कार्यालय बक्स सम्झिन सक्नु भएन भने मात्र जेफरसन बिल लेख्नुहोस्। यो सानो एउटा सहर हो, जनसंख्या लगभग 35,000 होला, सबैजनाले मलाई त्यहाँ चिन्नुहुन्छ र त्यसैले हामीले रुमालको निम्ति प्रार्थना गरेर तपाईँमा पठाउन खुसी हुनेछौ। र अब हामीले यो गर्दा धेरै सफलता पाएका छौ, किनभने तपाईँलाई केही एउटा सानो चिट्ठी त्यहाँ हुनेछ कि त्यहाँ संसारभरिका सबै मानिसहरूले प्रत्येक बिहान 9 बजे र 12 बजे र 3 बजे प्रार्थना गर्नेछन्। र तपाईँले कल्पना गर्न सक्नुहुन्छ संसारको वरिपरि रातको कुन चाहिँ समयमा तिनीहरू उठ्नुपर्नेछ यो प्रार्थना गर्नको लागि। त्यसैले यदि यी दशौं हजारौं गुणा हजारौंले एउटै समयमा परमेश्वरमा प्रार्थना पठाइरहेका हुन्छन् यो सेवकाईको लागि, तपाईँको बिमारको लागि, परमेश्वरले केवल त्यसबाट तर्किनुहुन्न। र त्यसैले अब हामी, जसै मैले भनेको छु, हामीसँग कुनै कार्यक्रमहरू छैन र हामीले एक पैसा पनि चाहेका छैनौं। हामी केवल यदि हामीले तपाईँलाई केही सहायता गर्न सक्छौ त्यसैको लागि हामी यहाँ छौं। र हामी कसैले अर्को रुमालहरूको थाप ल्याउँदै हुनुहुन्छ, अब यदि तपाईँसँग कुनै रुमाल छैन पठाउन इच्छा हुँदा पनि, त्यसो हो भने तपाईँले मात्र लेख्नुहोस्। जसरी नि यदि तपाईँलाई ठिक अहिले आवश्यक छैन भने त्यसलाई बाइबलको प्रेरितको पुस्तकमा राख्नुहोस्, 19 अध्यायमा राख्नुहोस् र यो एउटा सानो सेतो पट्टीको रूपमा हुनेछ जुन तपाईँलाई पठाइनेछ र तपाईँको पाप कसरी स्वीकार गर्ने निर्देशहरू हुनेछ। र धन्यवाद। कसरी तपाईँको पाप स्वीकार्नुपर्छ? परमेश्वरसँग पहिलो त ठिक नभइकन तपाईँले कहिल्यै परमेश्वरबाट केही पाउन खोज्नुहुन्न, बुझ्नुभयो? र तब यसमा तपाईँलाई छिमेकीलाई र पास्टरलाई बोलाउन निर्देश गरिनेछ। यदि तपाईँको हृदयभित्र कसैको विरुद्धमा केही छ भने जानुहोस् र त्यसलाई पहिले ठिक बनाउनुहोस् र फर्केर आउनुहोस् र तब प्रार्थना गर्नुहोस्। तपाईँको घरमा प्रार्थनाको सेवा गर्नुहोस् र यो रुमाललाई तपाईँको भित्री कपडामा राख्नुहोस्। त्यसपछि परमेश्वरमा विश्वास गर्नुहोस् र त्यो ठिक तीन घण्टामा प्रत्येक दिन त्यहाँ संसारभरि मानिसहरू प्रार्थना गरिरहेका हुनेछन्। एउटा जंजीर हुनेछ संसारभरि र अब तपाईँको बिल्कुलै मुफतमा केवल पठाउनुहोस् र अब हामी तपाईँलाई फर्केर लेख्ने छैनौं। तपाईँलाई थाहा दिनलाई वा हामीसँग भएका कार्यक्रमको बारेमा तपाईँलाई भन्नलाई, हाम्रो कार्यक्रमलाई तपाईँले समर्थन गरेको हामी चाहन्छौ, तर तपाईँलाई सहायता गर्नलाई हामीसँग चाहिँ केही छैन, बुझ्नुभयो? त्यसैले तपाईँ यो तपाईँको ठेगाना जान्नलाई होइन, यो केवल मात्र निवासको निम्ति र प्रभुको सेवकाईको निम्ति हो जुन हामीले बोकेर लान कोसिस गरिरहेका छौं। अब हाम्रो शिरहरू निहुराउ र यदि तपाईँ रेडियोमा हुनुहुन्छ भने तपाईँको रुमाल त्यहाँनिर राख्नुहोस्। हामीले प्रार्थना गर्दै गर्दा केवल तपाईँको आफ्नै हात त्यहाँनिर राख्नुहोस्। अनुग्रही प्रभु, हामी तपाईँमा यी साना निवेदन ल्याउँदछौ। सायद ती मध्ये कति त बच्चाको सानो भोटो जस्तो देखिन्छ वा केही सानो भित्री कपडा जस्तो वा कुनै सानो बच्चाको कपडा जस्तो वा केही एउटा रुमाल यो बिरामीहरू र दुखीकोमा जानेछ। प्रभु, यो तपाईँको वचन अनुरूप हो जुन हामीले गर्दछौ, किनकि हामी पढ्दछौ प्रेरितको पुस्तकमा कि तिनीहरूले त्यो तपाईँको दासको शरीरबाट लिए रुमाल र कपडा, किनभने तिनीहरूले विश्वास गरेका थिए कि तपाईँको आत्मा त्यस व्यक्तिमा थियो र अशुद्ध आत्मा ती मानिसहरूबाट निस्केर गए र दुःख र रोगले तिनीहरूलाई छाडे किनभने तिनीहरूले विश्वास गरेका थिए। र अब हामी जान्दछौ प्रभु, हामी सन्त पावल होइनौ, तर हामी जान्दछौ कि तपाईँ अझै पनि येशू नै हुनुहुन्छ र तपाईँले यी मानिसहरूको विश्वासलाई कदर गर्नुहुन्छ। र एकपटक यसो भनिएको थियो, जब इजरायल परमेश्वरको आज्ञा पालन गर्न कोसिस गरेको थियो, तिनीहरू समुद्रको अगाडि तिनीहरू फसेका थिए र अर्कोपट्टि डाँडाहरू थिए र फारोका सेनाहरू आउँदै थिए र एउटाले यसो भनेका थिए, परमेश्वरले माथिबाट आगोको खामको रूपमा तल हेर्नुभयो, उहाँको क्रोधिलो आँखाले र समुद्र डरायो र आफैलाई फाट्न थाल्यो र इजरायलको निम्ति बाटो बनाइदियो ताकि तिनीहरूले तरेर प्रतिज्ञाको देशमा जान सक्न। ओ प्रभु, फेरि पनि तल हेर्नुहोस्, जब यी निवेदनहरू तपाईँको जीवित वचनको कीर्तिगान बिमार शरीरहरूमा रहेको छ र त्यो रोग डराएको होस्, तपाईँको पुत्रको रगतद्वारा हेर्नुहोस् येशू, जो यो प्रायश्चितको निम्ति मर्नुभयो, र शत्रु डराएर हल्लिएको होस् ताकि यी मानिसहरू प्रतिज्ञाको देशमा पुग्न सकेको होस् कि सबै कुराहरू भन्दा माथि कि त्यो तपाईँको इच्छा कि हामी स्वास्थ्यमा उन्नति गर्न सकेका हौं। प्रदान गर्नुहोस् पिता, किनकि हामी हृदयमा यो भावसँग पठाउँदछौ र त्यो नै हाम्रो उद्देश्य हो। हामी यो येशू ख्रीष्टको नाउँमा पठाउँदछौ, आमेन। तपाईँलाई धन्यवाद भाइ ग्लोबर, तपाईँलाई धन्यवाद श्रीमान। अब आज रात्रि यस जागृतिको समापनको भाग भएकोले मलाई थाहा छैन यो प्रसारण गरिन्छ वा गरिँदैन, तर म यो भन्न चाहन्छु, यदि होइन भने रेडियोका श्रोताहरूलाई, यो एउटा अहिलेसम्मकै सभाहरू मध्येको राम्रो भएको छ जुन मेरो धेरै धेरै वर्षपछि भएको छ र यो एकदम राम्रो, मिठो र प्रेमिलो भएको छ, एकदमै सहकार्य रूपमा भएको छ जुन धेरै पछिमा मेरो भएको छ। तपाईँलाई धन्यवाद श्रीमान, त्यो एकदम राम्रो हो, त्यो सुन्दा खुसी लाग्यो। तपाईँहरू सबैलाई परमेश्वरले आशिष दिउन्। र एन्जलस टेम्पलको लागि निश्चय नै मेरो हृदयमा सधैँ न्यानो स्थान रहेको छ। येशू ख्रीष्टको निम्ति पूर्ण सुसमाचारमा उहाँहरू खडा रहनु भएकोमा र अब यो अब मेरो लागि अझै बढी निजी भएको जस्तो देखिन्छ. यस्तो देखिन्छ कि सबैजनालाई भेटेर र उहाँहरूको असल भावनालाई देखेर यस्तो लाग्छ कि म पहिला जस्तो थिएँ त्यो भन्दा बढी तपाईँहरू जस्तै भएको छु. परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्. यही नै मेरो प्रार्थना छ र दया गरी तपाईँलाई धन्यवाद. अब मलाई तपाईँहरूसँग एक प्रकारले केही समय बोल्नको निम्ति आज दिइएको थियो. मेरो जीवन कथा त्यो एउटा कठिन कार्य हो मेरो निम्ति. यो नै धेरै वर्षमा पहिलो पटक हुनेछ कि मैले यो कोसिस गर्न अगाडि आएको छु र मसँग समय हुने छैन विस्तृतमा जानको निम्ति, तर त्यसको केही भाग हुनेछ. र यहाँनिर मैले धेरै गल्तीहरू गरेको छु, धेरै कामहरू गरेको छु जुन गलत थियो. र म इच्छा राख्दछु कि तपाईँहरू जो रेडियोमा हुनुहुन्छ र जो उपस्थित हुनुहुन्छ, तपाईँहरूले मेरा गल्तीहरूलाई ठेस खाने ढुङ्गा हुन दिनुहुने छैन, तर टेक्ने ढुङ्गा हुनेछ प्रभु येशूको समीप ल्याउनको निम्ति. तब आज रात्रि चंगाईको सेवाको निम्ति प्रार्थनाका कार्डहरू बाँडिनेछ. अब जब हामीले चंगाईको सेवाको बारेमा भन्दछौ, यसको अर्थ यो होइन कि हामी कसैलाई चंगाई गर्छौ. हामी कसैको निम्ति प्रार्थना गर्न जानेछौ. परमेश्वरले चंगाई गर्नुहुनेछ. उहाँ केवल मेरो प्रार्थनाको उत्तर दिनमा निम्ति अत्यन्त अनुग्रही हुनुभएको छ. र म एउटा प्रख्यात प्रचारकको प्रबन्धकसँग बोल्दै थिए यहाँ कुनै समय अगाडि, र यो सोधिएको थियो कि यस प्रचारकले किन बिरामीहरूको निम्ति प्रार्थना गरेनन्. र सभाको प्रबन्धकलाई प्रचारकले भने, यदि यो प्रचारकले दिव्य चंगाईलाई विश्वास गर्छन् कि भनेर. तर यदि उसले बिरामीहरूको निम्ति प्रार्थना गर्न सुरु गरे भने यसले उहाँको सेवालाई बाधा पुर्याउँछ, किनभने उनलाई मण्डलीहरूले प्रायोजन गरेका थिए. धेरै मण्डलीहरूले र धेरै मध्येले दिव्य चंगाईमा विश्वास गर्दैन थिए. त्यसैले प्रचारकको निम्ति कदर र सम्मान छ, किनभने उसले आफ्नो स्थानलाई राखेको छ, उनको कर्तव्य पद राखेको छ. उनले सायद मैले उनको स्थान कहिल्यै लिन सक्दिन र शंका गर्छु कि उसले मेरो स्थान पनि लिन सक्दैन. हामी सबैको एउटा स्थान छ परमेश्वरको राज्यमा. हामी सबैजना सँगै जोडिएका छौं. भिन्न वरदानहरू तर एउटै आत्मा, भिन्न रूपमा प्रकटीकरण मैले भन्न खोजेको तर एउटै आत्मा. र अब आज रात्रिमा सेवाहरू शुरू हुनेछ. मलाई लाग्छ तिनीहरूले भनेका छन् कि कन्सर्ट 6:30 शुरू हुनेछ. र अब तपाईँहरू जो रेडियोमा हुनुहुन्छ, आउनुहोस् र यसलाई सुन्नुहोस्. यो सुन्दर हुनेछ, यो सधैँ छ. र त्यसपछि म भन्न चाहन्छु कि प्रार्थनाका कार्डहरू सेवा सकिएको तुरुन्तै बाँडिनेछ. ठिक सेवा सिद्धिने बित्तिकै यदि तपाईँ यहाँ हुनुहुन्छ र प्रार्थनाको कार्ड चाहनुहुन्छ भने. मलाई केही मिनट अगाडि निर्देशित गरिएको थियो कि मेरो छोरा वा श्रीमान मर्सियर वा श्रीमान गुवाड तिनीहरूले प्रार्थनाको कार्डहरू दिनेछन्. मात्र तपाईँकै आफ्नै ठाउँमा रहनुहोला. जसै सेवा खत्तम हुन्छ केवल आफ्नै कुर्सीमा बसिरहनुहोस्, ताकि केटाहरू तलबाट आएर लाइनमा भएर र सम्भव भएसम्मको छिटो भन्दा छिटो प्रार्थनाको कार्डहरू दिन सकेको होस्. त्यो बालकोनीमा वा भुइँमा, जहाँ कहीँ पनि कुनाको भुइँमा, वा तपाईँ जहाँ कहीँ पनि हुनुहुन्छ, केवल तपाईँको कुर्सीमै रहनुहोस् र केटाहरूले बुझ्नेछन् कि तपाईँ यहाँ प्रार्थनाको कार्डको निम्ति बस्नुभएको हो भनी. र आज रात्रि हामी बिरामीहरूको निम्ति प्रार्थना गर्नेछौ. र यदि परमेश्वरले मेरो विचारहरू परिवर्तन गर्नु भएन भने आज राति म यो विषयमा बोल्न इच्छा गरेको छु. यदि तपाईँले हामीलाई पिता देखाइदिनुभयो भने यसले हामीलाई सन्तुष्ट पार्नेछ. अब म यस दिउँसोको समयमा म यो एउटा पाठ्य भागमा पढ्न चाहन्छु. केवल जीवन कथा शुरूवात गर्नको निम्ति हिब्रूको पुस्तकमा पाएको छु 13 अध्याय. र आउनुहोस् यहीबाट शुरू गरौं. म 12 पदमा भन्न चाहन्छु, यसकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोका बाहिर कष्ट भोग्नुभयो, त्यसैले हामी पनि छाउनी बाहिर उहाँ कहाँ जाउँ र उहाँले सहनुभएको बेइज्जत हामी पनि सहौं. किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउने चाहिँ सहरको हामी प्रतीक्षा गर्दछौ. अब त्यो नै एक प्रकारको पाठ्य भाग हो, किनकि तपाईँले देख्नुहुन्छ यदि यो जीवन कहानी हो भने वा कुनै पनि कुरा जुन मानव जातिको सम्बन्धमा छ, हामी त्यसलाई महिमा दिदैनौ र विशेष त एउटा व्यक्तिको भूत यदि त्यो उत्तिकै कालो छ जतिको मेरो रहेको छ तर मैले सोचे यदि हामीले धर्मशास्त्र पढ्छौ भने परमेश्वरले धर्मशास्त्रलाई आशिष दिनुहुनेछ र मेरो विचार चाहिँ यहाँ हाम्रो रहिरहने सहर छैन तर हामी आउन लागेको सहरलाई खोज्दछौ अब म जान्दछु कि तपाईँमा लस एन्जलसको निम्ति स्नेह छ र तपाईँलाई हुनको निम्ति अधिकार पनि छ यो एउटा महान सुन्दर सहर हो यसको धुइरो सहित र अरू धेरै यद्यपि यो एउटा सुन्दर सहर हो राम्रो हावापानी छ तर यो सहर रहिरहँदैन यसको अन्त हुनु नै पर्छ म रोममा उभिएको छु जहाँ महान सम्राटहरू र सहरहरू जुन तिनीहरूले अमर बनाउँछु भनी सोचेका थिए र त्यसको खण्डहरू समेत 20 फिट खनेर खोज्नुपर्छ म उभिएको थिए जहाँ फारो तिनीहरूको महान राज्यहरू थिए र तपाईँले त्यसको तल जमिन खन्नुपर्छ यो पत्ता लगाउनको निम्ति जहाँ फारोले शासन गरेका थिए हामी सबैजनालाई आफ्नो सहर र ठाउँको विषयमा सोच्न मनपर्छ तर याद गर्नुहोस् यो सधैँ रहन सक्दैन जब म सानो केटा थिए म चिनारको रुखमा जाने गर्थे मेरो इलाकामा धेरै बलियो काठहरू हुन्छन् र त्यसपछि हामीसँग यो चिनारको रुख थियो चिनीको चिनार र हामीले त्यसलाई बलियो चिनार र नरम चिनार भन्ने गर्थ्यौं यो महान विशाल रुख त्यो नै सबैभन्दा सुन्दर वृक्ष थियो र जब म मैदान क्षेत्रबाट काम गरेर आउँथे परालमा र फसलको काम गरेर आउँथे म त्यो ठूलो रुख लिएर जान मन पराउँथे र त्यसको मुनि बस्थे र माथि हेर्थे र मैले त्यसको महान शक्तिशाली हाँगालाई हावामा झुमेको देख्थे महा ठूलो सुँड र मैले भने तिमीलाई थाहा छ म विश्वास गर्छु कि यो रुख यहाँ सयौंदेखि सयौं वर्षसम्म रहन्छ धेरै समय बितेको छैन मैले त्यो पुरानो रुखलाई हेरे त्यो अहिले चिरा परेको छ किनकि यहाँ हाम्रो रहिरहने सहर छैन होइन यस पृथ्वीमा कुनै पनि कुरा जे तपाईँ हेर्नुहुन्छ त्यो रहिरहँदैन यसको अन्त्य हुनु नै पर्छ प्रत्येक कुरा जुन मरणशील छ त्यसले अमरणशीललाई दिनुपर्दछ त्यसैले हामीले जति सुकै राम्रो राजमार्गहरू निर्माण गरे तापनि हाम्रा आकृतिहरू जति नै राम्रो बनाए तापनि त्यो सबै जानु नै पर्नेछ किनकि यहाँ केही पनि रहिरहन सक्दैन केवल अदृश्य मात्रै रहन सक्छ मलाई सम्झना छ त्यो घर जुनमा हामी बस्थ्यौं त्यो पुरानो काठले बनेको र माटोले लिपेको घर थियो म सायद हुन सक्छ धेरैले माटोले लिपेको घर देख्नु भएको छैन होला तर त्यो सबै माटोले लिपेको थियो र त्यो ठूलो काठहरू जुन त्यो पुरानो घरमा थियो मलाई लाग्थ्यो त्यो घर सयौं वर्षसम्म रहिरहन्छ तर तपाईँलाई थाहा छ आज त्यो घर जहाँ थियो अहिले त्यो गृह परियोजना भएको छ त्यो कति अलग छ सबै कुरा परिवर्तन हुँदैछ तर र मैले मेरो बुवालाई हेर्ने गर्थे उहाँ होचो र छोटो र मोटो एकदम बलियो उहाँ मैले चिनेको मध्येमा एउटा सानो र अति बलियो व्यक्ति हुनुहुन्थ्यो मैले श्रीमान कुर्सलाई भेटेको थिएँ एउटा मित्र हो त्यो काठ भित्र काम गर्नुहुन्थ्यो उहाँ काठको काम गर्ने हुनुहुन्थ्यो र लगभग एक वर्ष अगाडि र श्रीमान कुर्स मेरो एउटा अत्यन्त असल मित्र हुनुहुन्छ र फर्स्ट ब्याप्टिस्ट चर्च एउटा डिकन हुनुहुन्छ र उहाँले भन्नुभएको थियो बिल्ली तिमी पक्कै पनि एउटा बलियो मान्छे हुनुपर्छ र मैले भने होइन म बलियो छुइन श्रीमान कुर्स उहाँले भन्नुभयो यदि तिमी आफ्नो बाबाको पट्टि गयो भने तिमी बलियो हुन्छौ भन्नुभयो मैले त्यस व्यक्तिलाई देखेको छु 140 पाउन्ड वजन भएको ठूलो काठहरू एक्लैले गाडीमा हाल्नुहुन्थ्यो जुन 900 पाउन्ड वजनको हुन्थ्यो उहाँले केवल जानुभएको थियो कसरी गर्ने भने उहाँ बलियो हुनुहुन्थ्यो उहाँले धुनलाई एउटा ठाउँमा आएर र रातको खानको लागि तयार हुनुभएको देख्थे जब आमाले उहाँलाई बोलाउनुहुन्थ्यो र हाम्रो अगाडिको मैदानमा पुरानो स्याउको रुख थियो र पछाडिपट्टि 3 वा 4 वटा सानो रुखहरू थिए र ठिक बीचको रुखमा त्यहाँ एउटा पुरानो ऐना थियो जुन फुटेको थियो ऐना ठूलो खालको थियो र रुखको एउटापट्टि चारैतिर काटीले ठोकेर टाँगेको थियो एक प्रकारको जुन तपाईँहरू केही सिकर्मीहरूले सुन्नुहुन्छ त्यसलाई कोट ह्याङ्गर भनिन्छ त्यसलाई सिसाको एउटा ठाउँमा पकड बनाउनको लागि बङ्गाएर राखिएको थियो र त्यहाँ एउटा पुरानो टिनको काङ्गो थियो कतिजनाले कहिले पुरानो टिन देख्नु भएको छ त्यो पुरानो शैलीको टिनको काङ्गो मैले केवल त्यसलाई देखेको छु र त्यहाँ एउटा सानो हातमुख धुने मेज थियो, मात्र एउटा सानो पार्टी जुन तलपट्टि एउटा रुखको विपरीतमा सानो बाँगिएको खुट्टाको रूपमा थियो। एउटा सानो पुरानो आधा सल्फरको पम्प थियो जसबाट हामीले पानी बाहिर तान्ने गर्थ्यौं र हामीले त्यो पुरानो रुखमा धुने गर्थ्यौं र आमाले खाद्यान्नको बोरा लिएर तौलियाहरू बनाउने गर्नुहुन्थ्यो। कसैले कहिले खानेकुराको बोराको तौलिया बनाएको देख्नुभएको छ? ठिक छ, म निश्चय भएको छु कि म अहिले घरमै छु। र ती ठूला पुराना कडा तौलियाहरू र जब उहाँले हामी साना केटाकेटीहरूलाई नुहाइदिनुहुन्थ्यो, उहाँले हरेक पटक जब उहाँले त्यस तौलियाले रगट्नुहुन्थ्यो, यस्तो लाग्थ्यो कि हाम्रो छाला निकाल्दै हुनुहुन्छ। र म याद गर्छु त्यो पुरानो खानेकुराको बोरा र उहाँले त्यसबाट केही डोरीहरू निकाल्नुहुन्थ्यो र सजाउनको लागि त्यसको केही सानो गुच्छा बनाउनुहुन्थ्यो। भुजको खोलबाट बनेको बिस्तारामा तपाईँ मध्ये कतिजनाले सुत्नु भएको छ? ठिक छ, म भन्नेछु, कतिजनाले जान्नुहुन्छ कि भुसले बनेको सिरानी कस्तो हुन्छ? ठिक छ भाइ ग्लोबर, अब मेरो घरमा भएको म महसुस गर्दैछु निश्चय नै। परालको छिल्का धेरै समय बितेको छैन जब मैले यो देखेको थिएँ र त्यो सुताई राम्रो हुन्थ्यो, ठण्डा निन्द्रा आउँथ्यो र जाडोयामको समयमा तिनीहरूले त्यसमा पन्छीको पुरानो प्वाखले बनेको डस्ना बिछ्याउँथ्यो, तपाईँलाई थाहा छ, र हामी त्यसमाथि पल्टिन्थ्यौं र त्यसको माथि क्यानभासको च्यादर हालिन्थ्यो किनकि रातमा बरफ झर्थ्यो र मकानको चिराबाट भित्र हावा आउँथ्यो। तपाईँ जान्नुहुन्छ, पातलो काठको बिग्रिन्थ्यो र बरफ त्यसबाट भएर आउँदथ्यो र ऊ म त्यसलाई राम्रोसँग सम्झन सक्छु। र बुबाको दाढी काट्नेवाला एउटा ब्रस थियो, म भन्छु यो कस्तो थियो, त्यो मकैको छिल्काले बनाएको थियो, एउटा दाढी काट्ने ब्रस जुन मकैको छिल्काले बनेको थियो। आमाले बनाउनु भएको पुरानो साबुन थियो जुन सब्जीहरूको खार वा जलले बनाउनु भएको हुन्थ्यो, उहाँले त्यो मिलाउनुहुन्थ्यो र आफ्नो मुहारमा त्यो मकैको छिल्काको ब्रसले लगाउनुहुन्थ्यो। त्यो ठूलो पुरानो सिधा पत्तीले दाढी काट्नुहुन्थ्यो र आइतबार दाढी बनाउने समयमा उहाँले एउटा कागजको टुक्राहरू लिनुहुन्थ्यो, त्यो सोलुलोइड कलर हुन्थ्यो र त्यसलाई कलरमा यसरी राख्नुहुन्थ्यो ताकि सर्टको कलरमा त्यो साबुनको फेज पर्नबाट रोक्नको निम्ति। तपाईँले कहिले त्यसरी गरेको देख्नुभएको छ? ओ प्रभु, मलाई सम्झना छ त्यो एउटा पुरानो सानो छहरा त्यहाँ तल जहाँ हामी गएर पिउने पानी ल्याउने गर्थ्यौं र लौकीको भाँडो बनाई पानी निकाल्ने गर्थ्यौं। कतिजनाले कहिले लौकीको पानी निकाल्ने भाँडो कुनै पनि तरिकाले देख्नुभएको छ? ठिक छ, कतिजना यहाँ केन्टकीबाट हुनुहुन्छ, यहाँ हेर्नुहोस् केन्टकी वासीहरू। ठिक छ, म ठिक यसमा मैले सोचेको थिएँ यहाँ सबै ओकिज र अर्किज हुनुहुन्छ, तर मलाई लाग्छ केन्टकीको छलफल भएको छ। ठिक छ, तिनीहरूले केवल केही महिना अगाडि केन्टकीमा तेलको लागि खनेका थिए, तपाईँलाई थाहा छ, त्यसैले हुन सक्छ ती मध्ये केही यहाँ यस बाटोतिर आउनुभयो जस्तो छ। र त्यसपछि मलाई स्मरण छ कि जब बुबा आउनुहुन्थ्यो र रातको खानाको लागि हात धुनुहुन्थ्यो, बाहुला माथि तान्नुहुन्थ्यो र त्यो सानो कडा हातहरू, र जब उहाँले आफ्नो हात धुनको लागि माथि तान्नुहुन्थ्यो, आफ्नो मुहारमा पानी छर्किनुहुन्थ्यो, उहाँको सानो हातमा त्यो थाँदिएको मासु हुन्थ्यो। र मैले भन्ने गर्थे, तिमीलाई थाहा छ मेरो बाबा 150 वर्षसम्म बाँच्नुहुन्छ, उहाँ एकदम बलियो हुनुहुन्थ्यो, तर उहाँ 52 वर्षमा बित्नुभयो, बुझ्नुभयो? यहाँ हाम्रो रहिरहने सहर छैन, त्यो सही हो, हामी रहिरहन सक्दैनौ। अब हामी सबै एउटा छोटो यात्रा लियौं। यहाँ तपाईँहरू सबैजना हुनुहुन्छ जोसँग एउटा जीवन कहानी छ जस्तो मेरो छ, र सम्झनाको रेखालाई कहिले काहीँ परिभ्रमण गर्नु राम्रो हो के तपाईँलाई त्यस्तो लाग्दैन? केवल फर्केर जाउँ र हामी सबै केही बेरको लागि पुरानो समयमा फर्केर जाउँ, त्यो सानो बाल्यकालको उस्तै अनुभवमा जाउँ। र अब जीवन कहानीको पहिलो भागमा म केवल सानो छुवाई दिनेछु किनकि यो पुस्तकमा छ र तपाईँहरू धेरैजनासँग त्यो पुस्तक छ। म एउटा सानो डाँडाको झोपडीमा जन्मेको थिएँ, त्यो माथिको केन्टकीको डाँडाहरूमा। त्यहाँ एउटा कोठा थियो जहाँ बस्ने गर्थ्यौं, भुइँमा कुनै टाट थिएन, एउटा काठ पनि थिएन भुइँमा, त्यो केवल सामान्य रूपमा एउटा सादा भुइँ थियो र एउटा काठको माथिल्लो भाग तीनवटा खुट्टामा काटिएको थियो र त्यो नै हाम्रो मेज थियो। र ती सबै साना ब्रनामहरू चारैतिर जम्मा हुने गर्थे र सानो त्यो पुरानो झुपडीको अघिल्लोतिर बाहिर हुन्थे धुलोमा र यस्तो देखिन्थ्यो कि जहाँ उपशमको समूह धुलोमा लटपटिएको छ, तपाईँलाई थाहा छ, ती सबै साना भाइहरू थिए। त्यहाँ हामी नौजना थियौं र एउटा सानी केटी थिए र त्यो केटाहरूको समूहको बीचमा उसलाई एकदमै गाह्रो समय हुन्थ्यो। हामीले त्यस बेला उसलाई दिएको दुःख सम्झिँदा आज पनि हाम्रो शिर झुक्छ। उनी हामीसँग कहीँ जान पाउँदिन थिइन्, हामीले उसलाई लखाटेर घर फर्काइदिन्थ्यौं। उनी एउटी केटी थिइन्, त्यसैले उसले केही गर्न सक्दिनथिन्। त्यसैले हामीसँग र ती सबै याद गर्नुहोस्, त्यस बेला हामीसँग मेचको पछाडि दुईटा कुर्सीहरू थियो र रुखको छालले बनाएको थियो। अमेरिकामा हुने हिकोरी नामक रुखलाई सानो सानो बनाएर बिछ्याएर त्यसको तल शिरलाई बाँधेर बस्न मिल्ने गरी यो कुर्सी तयार पारिएको थियो। के कसैले कहिल्यै हिकोरी रुखको कुर्सी देख्नुभएको छ? हो। र म आज पनि आमाको त्यो आवाज सुन्न सक्छु। ओ, पछि जब हामीले अर्को निवास त्यो ठाउँमा जान पायौं जहाँ आमाले त्यो काठको भुई पार्नुभयो, ती साना बच्चाहरूलाई उहाँको काखमा कुर्सीमा यसरी राख्नुहुन्थ्यो, तब त्यो काठले भुइँमा खटर 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 आवाज निकाल्थ्यो। र म याद गर्छु ती साना बच्चाहरूलाई ढोकाबाट बाहिर जानबाट रोक्न, जब उहाँले भाडा माझिरहेको वा केही गरेको बेलामा उहाँले त्यो एउटा कुर्सी तल राख्नुहुन्थ्यो र त्यसलाई एक प्रकारको ढोकानिर फसाइदिनुहुन्थ्यो। जब उहाँ छहरामा पानी लिन जानुपर्थ्यो वा अरू काम गर्नुपर्थ्यो, ती साना बच्चाहरूलाई बाहिर जानबाट त्यसरी रोक्नुहुन्थ्यो। जब म जन्मेको थिए, मेरी आमा 15 वर्ष र बाबा 18 वर्षको हुनुहुन्थ्यो र 9 वटा छोराछोरीमा म नै पहिलो छोरा थिए। र तिनीहरूले मलाई भन्नुभएको थियो, म जन्मेको बिहान, अब हामी अत्यन्त गरीब थियौं, केवल गरीबहरूको नि गरीब थियौं र सानो झुपडीमा हाम्रो एउटा झ्यालसम्म पनि थिएन। त्यसमा एउटा काठको सानो ढोका थियो जुन तपाईँले खोल्नुहुन्छ। मलाई शंका नै लाग्छ कि कतै तपाईँले त्यस्तो केही कहिल्यै देखेको पो छ या छैन। झ्यालको सट्टामा एउटा सानो त्यो काठको ढोका चाहिँ खोलिन्थ्यो। तपाईँले त्यो दिनको समयमा खोल्नुहुन्थ्यो र रातको समयमा बन्द हुन्थ्यो। ती दिनहरूमा हामीसँग बिजुली वा मटीतेल जलाउने समेत थिएन। हामीसँग त्यो थियो जुनलाई तपाईँहरूले ग्रिज ल्याम्प भन्नुहुन्छ। अब मलाई थाहा छैन कि तपाईँलाई थाहा छ वा छैन त्यो ग्रिज ल्याम्प भनेको के हो भने, ठिक के तपाईँले कहिल्यै त्यो किन्नुभयो? के तपाईँले कहिल्यै सल्लाको रुख काठ जलाउनु भएको छ? मात्र एउटा सल्लाको काठ लिनुहोस् र त्यसलाई आगो बाल्नुहोस् र एउटा ढक्कनमा राख्नुहोस्, त्यो जल्न थाल्थ्यो र त्यो त्यसमा थोरै धुवा आउँथ्यो। तर त्यहाँ हाम्रो त कुनै फर्निचर थिएन आगो जल्नको लागि, त्यसैले त्यो मात्र त्यसैले त्यो झुपडीमा धुवा आइ नै रहन्थ्यो। त्यो छतमा ठिकै धुवा जम्ने गर्थ्यो किनकि त्यो छतमा जमेर जानको लागि धेरै दरारहरू थियो। त्यसैले यो र म अप्रिल 6, 1909 जन्मेको थिए, त्यसैले तपाईँलाई थाहा छ यसले मलाई केही 25 वर्ष भन्दा बढी बनाएको छ। र त्यसैले म जन्मेको बिहानीमा मेरी आमाले भन्नुभयो कि उहाँले झ्याल खोल्नुभयो। अब हामीसँग कुनै चिकित्सक थिएन, त्यहाँ प्रसविका थिए, केवल त्यो प्रसविका मेरी हजुरआमा हुनुहुन्थ्यो। र त्यसैले जब म जन्मिए र मेरो पहिलो रुवाई सुरु भयो र आमाले आफ्नो बच्चालाई हेर्न चाहिन् र उहाँ आफै पनि कुनै बच्चा भन्दा फरक थिएन। र जब तिनीहरूले सानो झ्याल खोले, भर्खरै दिनको समयको सुरुवात हुँदै थियो, लगभग 5 बजेको थियो र त्यहाँनिर सानो झाडीको अर्को तर्फी एउटा रबिन नामक पन्छी बसिरहेको थियो र जसरी तपाईँहरू सबैले मेरो जीवन कहानीको पुस्तकको तस्विरमा देख्नुभएको छ, पुरानो रबिन पन्छी बसेर ती सबैको लागि गाउन सक्नेसम्म उसले गाएको थियो। मैले सधैँ रबिन चरालाई मन पराउँछु। अब तपाईँ केटाहरू जो यो रेडियोमा हुनुहुन्छ, मेरो चरालाई नमार्नु होला। तपाईँ बुझ्नुहुन्छ, तिनीहरू मेरो चराहरू हुन्। के तपाईँले रबिनको पौराणिक कथा सुन्नुभएको छ, कसरी उसले आफ्नो रातो छाती पायो? म यहाँ एकछिनको लागि बन्द गर्छु। कसरी उसले आफ्नो रातो छाती पायो? त्यहाँ राजाहरूका पनि राजा एक दिन क्रुसमा मर्दै हुनुहुन्थ्यो र उहाँ कष्ट भोग्दै हुनुहुन्थ्यो र कोही पनि उहाँको सहायतामा आएन। उहाँलाई मदत गर्नलाई कोही पनि त्यहाँ थिएनन्। र त्यहाँ सानो खैरो चरा थियो जसले त्यो क्रुसको किल्ला निकाल्न चाहँदै थियो र त्यो चरा क्रुसनिर उडेर ती किल्लाहरू निकाल्न खोज्दै थियो। त्यो तान्न सक्नको लागि ऊ एकदम सानो थियो र त्यस बेला उसको सानो छाती सबै रगतले रातो भयो र त्यसै समयदेखि उसको छाती सधैँ रातो नै रह्यो। उसलाई नमारे केटाहरू, उसलाई एक्लै छोडिदियो।
त्यो
चरा झ्यालको एकपट्टि बसेको थियो। रबिनले चुहु चुहु गर्दै गीत जस्तै गायो र बाबाले झ्याललाई पछाडि धकेलिदिनुभयो र जब तिनीहरूले त्यो सानो ढोकाको झ्याललाई थोरै धकेल्नुभयो त्यो ज्योति जुन तपाईँले तस्विरमा देख्नु भएको छ झ्यालमा घुम्दै आएको मेरी आमाले भन्नुभए अनुसार पलङको माथि बसिरह्यो। के भन्ने भनेर हजुरआमालाई थाहा नै थिएन। अब हामी धार्मिक परिवार थिएनौ। मेरा मानिसहरू क्याथोलिक थिए। म दुवै तर्फबाट आइरिस मूलको हुँ। मेरो बाबा कट्टर आइरिस हुनुहुन्छ ब्रनम। मेरी आमा हार्वे हुनुहुन्छ। मात्र उहाँको बुबाले एउटा चेरोकी इन्डियनलाई विवाह गर्नुभयो त्यसैले त्यसले आइरिसको थोरै रगतको वंशलाई टुक्रायो र बाबा र आमा गिर्जा घरमा जानु भएन। तिनीहरूले गिर्जा घरबाट बाहिर विवाह गर्नुभयो र उहाँहरूको कुनै धर्म थिएन र त्यहाँ पछाडि डाँडामा कुनै क्याथोलिक मण्डली पनि थिएन त्यसैले उहाँहरू सुरुवाती निवासीको रूपमा बस्न आउनुभयो। दुईटा ब्रनामहरू आए त्यसबाट ब्रनामको पुरै पुस्ता निस्किन्छ। त्यो नै हाम्रो परिवारको वंशावली हो र त्यसपछि उहाँले यो खोल्नुभयो। जब उहाँहरूले त्यो झ्याल खोल्नुभयो र यो ज्योति त्यहाँ उभियो उहाँहरूलाई थाहा थिएन के गर्ने भनी। आमाले भन्नुभएको त्यस बेला बाबाले आफ्नो लागि नयाँ जोडी लुगा ल्याउनु भएको थियो जुन खास गरी मेरो जन्मदिनको कारणले थियो। उहाँ आफ्नो हात पुरानो लुगाको खल्तीमा हालेर उभेर बसिरहनु भएको थियो जस्तो ती दिनहरूमा ती काठको काम गर्ने र मुढाको काम गर्नेहरूले उभिने गर्थे र त्यो ज्योतिले उहाँहरूको मनमा भय पैदा गरेको थियो। जब म सायद 10 दिनको भए वा त्यस्तै केही उहाँहरूले मलाई सानो एउटा ब्याप्टिस्ट मण्डलीमा लानुभयो जुनलाई ओपोसम किङडम भनिन्थ्यो। ओपोसम किङडम ब्याप्टिस्ट मण्डली भनिन्थ्यो। त्यो एउटा नाउँ थियो। त्यहाँ एउटा पुरानो सर्किट प्रचारक थियो। त्यस पुरानो शैलीको ब्याप्टिस्ट प्रचारक त्यहाँबाट 2 महिनामा लगभग एकपटक आउने गर्थ्यो। त्यहाँ मानिसहरूको एउटा सानो सेवा सँगै हुने गर्थ्यो। तिनीहरू जान्थे र केही गीतहरू गाउँथे तर तिनीहरूको प्रचार उपदेश अक्सर सर्किट प्रचारकबाट सुन्न पाइन्थ्यो। तिनीहरूले हरेक वर्ष एउटा बोरामा फर्सी र त्यस्तै खालका अरू कुराहरू प्रचारकलाई चन्दाको रूपमा दिने गर्थे। मानिसहरूले त्यो दिनको लागि उठाउँथे र त्यो बुढो प्रचारक म सानो केटाको लागि प्रार्थना गर्नलाई आए। त्यो नै गिर्जाघरमा मेरो पहिलो यात्रा थियो र लगभग त्यो वर्षमा लगभग 2 वर्ष या केही बढी उमेरमा मैले पहिलो दर्शन देखेको थिए। ठिक छ, उहाँहरूले ती डाँडाको वरपरका मानिसहरूलाई त्यो ज्योति भित्र आएको थियो भने भनिदिनु भएको थियो। त्यसैले मानिसहरूले त्यो के हो भनी अनुमान लगाउन थाले। कतिजनाले त्यो घरको ऐनामा सूर्यको प्रकाशको प्रतिबिम्ब भएको हुनुपर्छ भन्थे तर त्यहाँ कुनै ऐना थिएन र सूर्य पनि उदाएको थिएन त्यसैले त्यो एकदमै सबेरै थियो। 5 बजेको समय थियो र त्यसपछि ओ मानिसहरूले यो कुरालाई बिस्तारै बिस्तारै नजरअन्दाज गर्दै गए र जब म लगभग मानौ 3 वर्षको उमेरतिर थिए अब म इमान्दार हुनुपर्छ। त्यहाँ यस्ता कुराहरू छन् जुन म यहाँ भन्न चाहन्न र यसलाई मैले नजरअन्दाज गरेर यसलाई भन्न नपरे हुन्थ्यो भनी म इच्छा त गर्छु तर सत्य बोल्नु छ भने तपाईँले सत्य नै बोल्नुपर्छ चाहे त्यो आफ्नो बारेमा होस् या आफ्ना मानिसहरूको बारेमा होस्। यसको बारेमा इमान्दार हुनुपर्छ र सत्य सधैँ उही नै रहन्छ। मेरो बाबा धार्मिक व्यक्ति हुनबाट धेरै नै टाढा हुनुहुन्थ्यो। मेरो बाबा पहाडको एउटा नमुना केटा थियो जो सधैँ लगातार रक्सी पिउनुहुन्थ्यो र एकपटक उहाँ कुनै एउटा झगडाको समस्यामा पर्नुभयो। त्यो एक तरिकाको पहाडमा भएको भोजमा त्यहाँ झगडा हुँदा 2 वटा वा 3 वटा व्यक्ति झण्डै मरेको थियो। त्यो झगडा मारपिट एक अर्कालाई चक्कु हानहानमा थियो र बाबा यो झगडाको नाइके मध्ये एक हुनुहुन्थ्यो किनभने त्यहाँ उहाँको एउटा साथी थियो जो यो लडाईँमा घायल भएको थियो र उसले कसैलाई एउटा कुर्सीले हानेको थियो र त्यस व्यक्तिसँग चक्कु थियो र बाबाको साथीलाई भुइँमा लडाएर उसको मुटुमै चक्कुले हान्न लागेको थियो र त्यस बेला बाबाले आफ्नो झगडा सुरु गर्नुभयो र त्यो वास्तवमै भयानक लडाई भएको हुनुपर्छ किनभने तिनीहरूले तल ब्रुक्सभिलसम्म धेरै दूरी टाढासम्म बाबालाई पक्रिनको लागि घोडामा प्रहरी पिछा गरेका थिए। त्यसैले त्यो व्यक्ति मर्ने अवस्थामा रहेको थियो। हुनसक्छ उसका केही मानिसहरू सुनिरहेका होलान्। म उहाँको नाम भन्न जाँदैछु। बिल यार्ब्र थियो उहाँको नाउँ। तिनीहरूले सम्भावत मलाई लाग्छ ती मध्ये केही उनका केटाहरू क्यालिफोर्नियामा छन् होला। तर त्यो व्यक्ति झगडालु महाबलवान व्यक्ति थियो। उसले आफ्नै केटालाई काठको पर्खालमा दबाएर मारेको थियो। त्यसैले त्यो व्यक्ति अति बलवान र दुष्ट व्यक्ति थियो। त्यसैले त्यहाँ त्यो व्यक्ति र बाबाको बीच भयंकर ठूलो चक्कुको लडाई परेको थियो र मेरो बुबाले त्यस व्यक्तिलाई झण्डै मारेको थियो। त्यसैले उहाँले केन्टकीलाई भागेर नदीको पारिपट्टि इन्डियाना आउनु परेको थियो र उहाँको एउटा दाई थियो जो त्यस बेला लुइसभिल केन्टकीमा बस्नुहुन्थ्यो, जो लुइसभिल केन्टकीको वुड मोसाइक सब मिलको सहायक निरीक्षक नियुक्त हुनुहुन्थ्यो। त्यसैले बाबाले आफ्नो जेठो दाईलाई खोज्दै त्यहाँ आउनुभयो। बाबा 17 जना छोरा छोरीमा सबैभन्दा कान्छो हुनुहुन्थ्यो र उहाँले आफ्नो जेठो दाईलाई खोज्न आउनुभयो र जब उहाँ गएको झण्डै साल जति भएको थियो उहाँ फर्केर आउन सक्नु भएन किनभने कानूनले उहाँलाई खोजिरहेको थियो। र जब हामीले उहाँको बारेमा चिठीबाट सुन्यौं जुन अर्कै नाउँमा पठाइएको थियो तर उहाँले आमालाई पहिले नै भन्नुभएको थियो कि उहाँले यस प्रकारले आमालाई सूचना पठाउनुहुन्छ भने। र मलाई याद छ एक दिन त्यो छहरामा जुन हाम्रो घरको ठिक पछाडि थियो र त्यो समयको केही पछि त्यहाँ नौ मेरो र मेरो अर्को भाइको बीचमा त्यहाँ 11 महिनाको फरक छ र ऊ त्यो बेलासम्म अझै पनि बामे सर्दैथ्यो र मेरो हातमा एउटा ठूलो ढुङ्गा थियो र कति जोरले मैले त्यो ढुङ्गा टाढा त्यो पुरानो माटोसम्म हान्न सक्छु भनेर देखाउने कोसिस गर्दै थिए जहाँ त्यो छहरा जमिनबाट आएको थियो र जमिन हिलो खालको माटोमा बनेको थियो र मैले एउटा चराले माथि रुखमा गीत गाइरहेको सुने र मैले त्यो रुखको माथि हेरे र चरा उडेर टाढा गयो र जब त्यो उड्यो एउटा आवाज म कहाँ बोल्यो। अब म जान्दछु कि तपाईँले यो सोच्नुहुन्छ कि मैले त्यो बेलाको कुरा सोच्न र याद गर्न नै सक्दिन तर परमप्रभु परमेश्वर जो न्याय गर्नुहुने हुनुहुन्छ पृथ्वी र स्वर्ग र ती सबैले जान्दछ कि मैले तपाईँलाई सत्य भनिरहेको छु। त्यो चरा जब त्यो उडेर गयो एउटा आवाज आयो जुन रुखमा त्यो चरा थियो झारमा बतासले हानेको जस्तो भयो र त्यसले भन्यो तिमी न्यू अल्बानी भन्ने सहरको नजिकै बस्नेछौ र म 3 वर्षको उमेर भए देखि आजको समयसम्म म त्यहाँ बसेको छु न्यू अल्बानी देखि 3 मिल टाढा इन्डियानामा। म घर गए र आमालाई यो बारेमा भनिदिए। उहाँले ठान्नुभयो कि मैले सपना देख्दै थिएँ वा त्यस्तै केही सोच्नुभयो। पछि हामी इन्डियानामा बसाइ सर्यौं र बाबा एउटा धनी मान्छेकोमा काम गर्न थाल्नुभयो श्रीमान वाथेनकोमा। उहाँ नै वाथेन डिस्टिलरीजको मालिक हुनुहुन्छ र उहाँले त्यहाँ ठूलो लगानी गर्नुभएको छ। उहाँ करोडपति हुनुहुन्छ र लुइसभिलको कर्नेल र बेसबलको खेलाडी र आदि इत्यादि हुनुहुन्छ र त्यसपछि हामी त्यसको नजिक रहन थाल्यौं र बाबा एउटा गरीब व्यक्ति भएकोले र उहाँले रक्सी नपी रहन नसक्ने भएकोले त्यसैले उहाँले भट्टीमा विस्की बनाउन थाल्नुभयो र त्यसले गर्दा ममा धेरै कठिनाईहरू आउन थाल्यो किनभने म नै छोरा छोरीहरूमा सबैभन्दा जेठो थिए। त्यो विस्की बनाउने काम गर्दै गर्दा त्यो पिँढीलाई चिसो राख्नको लागि म भट्टीमा आउनु पर्थ्यो र पानी जम्मा गर्नु पर्थ्यो। त्यसपछि उहाँले त्यसलाई बिक्री गर्नुहुन्थ्यो र त्यसपछि उहाँको 2 वा 3 अरू भट्टीहरू थियो। अब त्यही नै भाग हो जुन मलाई भन्न मन पर्दैन तर यो नै सत्य हो। र म स्मरण गर्छु एक दिन धनसारबाट घरमा रुदै आउँदै थिए किनभने त्यो स्थानको पछाडिपट्टि एउटा तलाउ थियो जहाँ तिनीहरूले बरफलाई काट्ने गर्थे। तपाईँहरू मध्ये धेरैलाई सम्झना छ होला जब तिनीहरूले बरफलाई काट्ने गर्थे र बुरादमा राख्ने गर्थे। त्यही नै तरिकामा श्रीमान वाथेनले बरफलाई राख्ने तरिका अप्नाएको थियो र बाबा उहाँको एउटा निजी गाडी चालक हुनुहुन्थ्यो र जब त्यो तलाउ माछाले भरिएको हुन्थ्यो र जब तिनीहरू जान्थ्यो र बरफ काट्थ्यो अनि त्यसलाई ल्याएर बुरादमा राख्थे र जब गर्मीयाममा त्यो बरफ पग्लेर तल जाने गर्थ्यो म मान्छु कि त्यो एक प्रकारको सफा हुन्थ्यो बरफ नै जस्तो सफा रहन्थ्यो। यस्तो देखिन्थ्यो कि जस्तो त्यो एउटा बरफको ताल हो र तिनीहरूले त्यसलाई प्रयोग गर्न सक्छु पिउनको लागि प्रयोग गर्न होइन तर पिउने पानीलाई चिसो बनाइराख्न बाल्टीको चारैतिर राखी र दूध र त्यस्तै सामग्री चिसो राख्न प्रयोग गर्थे। र एक दिन लगभग एक सहर टाढा थियो मैले एउटा पम्पबाट पानी भरेर आउँदै थिए। म चिचाउने कराउने गरिरहेको थिएँ को चिचाउँदैन होला यस्तोमा किनभने म विद्यालयबाट फर्कदै थिएँ र सबै केटाहरू माछा मार्नको लागि तलाउतिर गइसकेका थिए। मलाई माछा मार्न एकदम मन पर्थ्यो र त्यसैले तिनीहरू सबै माछा मार्नलाई गए तर म चाहिँ भट्टीको लागि पानी भर्नलाई बस्नु पर्थ्यो। अवश्य त्यो आमा हुनुहुन्थ्यो जसले जानलाई निषेध गर्नुभएको थियो र म त्यो एकदम कठिन अवस्था थियो र म मलाई याद छ त्यहाँ पैतालाको टुप्पो खुट्टाले हिँडेर त्यहाँ आए र मैले एउटा मकैको खोया पैतालाको टुप्पोमा बाँधेर राखेको थिएँ ताकि त्यसले मलाई धुलोबाट बचाउँथ्यो। के तपाईँले कहिल्यै त्यसो गर्नुभएको छ? मात्र एउटा मकैको खोया तपाईँको पाउको बुढी औंला मुनि यसरी राख्नुहोस् र त्यसलाई डोरीले चारैतिर बाँध्नुहोस्। यसले तपाईँको बुढी औंलालाई कछुवाको गर्दन जस्तो गरी माथि उठाएर राख्छ। तपाईँले बुझ्नुभयो? त्यसलाई माथि अड्काएर राख्छ। मेरो खुट्टाको बुढी औंला मुनिको यो मकैको खोयाको कारणले म जहाँ गए पनि तपाईँले मलाई पत्ता लगाउन सक्नुहुन्थ्यो। तपाईँ बुझ्नुहुन्छ, म डगमगाएर हिँडेको जस्तो देखिन्थ्यो। मसँग लाउनलाई कुनै पनि जुत्ता थिएन, त्यसैले हामीले कहिल्यै पनि जुत्ता लगाएनौँ। कहिले काहीँ त आधा जाडो याम बितेर जान्थ्यो, हामीले लगाएको हुँदैन थियो। जुत्ता लगाउने कुरा तब मात्र हुन्थ्यो जब कसैले हामीलाई जुत्ता दिन्थ्यो, र लुगा तब लगाउँथ्यौं जब कसैले दान गरेर लुगा दिन्थे। र म त्यो रुखमा गएर रोकिए र म त्यहाँ बसेर चिच्याइरहेको थिएँ। त्यो सेप्टेम्बरको महिनामा थियो, किनभने म माछा मार्न चाहन्थे। मलाई त्यो सानो सिरेको बाल्टीले केही ट्याङ्की पानी भर्नुपर्ने थियो र सिरेको बाल्टी त्यति अग्लो थियो कि त्यसमा केवल आधा ग्यालोन मात्रै पानी आउँथ्यो, किनभने त्यस बेला म मात्र एउटा लगभग 7 वर्षको बच्चा थिए। र मैले त्यो ठूलो ट्याङ्कीमा गएर त्यो पानी खन्याउँथे र त्यसपछि फेरि गएर अर्को 2 बाल्टी पानी पम्प गरेर ल्याउँथे र फेरि जान्थे र फेरि लिन आउँथे। यसै तरिकामा हामीले पानी पाउँथ्यौं र तिनीहरूले त्यो रातमा मकैको विस्कीको रक्सी बनाउन जाँदै थिए। ती मानिसहरू र बाबा सँगै घरमा त्यसो गर्नेवाला थिए र म चिच्याउँदै थिए र एक्कासी मैले केही कुराले आवाज बनाइरहेको सुने जुन बतासे भुमरी जस्तो थियो। त्यो आवाज केही यस्तो प्रकारको, अब म आशा गर्छु कि यो त्यति ठूलो आवाज छैन, केवल यस्तो खालको आवाज थियो। त्यो समयमा सारा वातावरण शान्त थियो र मैले चारैतिर हेरे र तपाईँले थाहा छ के, एउटा सानो बतासे भुमरी, म विश्वास गर्छु तपाईँले त्यसलाई एउटा सानो चक्रवात भन्नुहुन्छ। जाडोको याममा यो बतास अक्सर आउँछ र मकैको बारीमा पातहरू र झारीहरू र त्यस्तै कुराहरू गोलो गोलो घुमाएर उडाएर ल्याउँछ। तपाईँ जान्नुहुन्छ शरद ऋतुमा यो पात झर्नेवाला स्थितिमा हुन्छन्। म त्यस समय एउटा ठूलो सेतो चिनारको रुखमुनि थिए, धनसार र घरको बाटोको बीचमा थियो र मैले त्यो आवाज सुने र मैले वरपर हेरे र त्यो ठिक त्यत्तिकै शान्त वातावरण थियो जति अहिले यो कोठा शान्त छ। एउटा पात पनि हल्लिरहेको थिएन, केही पनि थिएन। र मैले सोचे कहाँबाट त्यो आवाज आइरहेको छ, र म एउटा बच्चा नै थिए त्यसैले मैले सोच्न थाले पक्कै यो ठाउँ भन्दा टाढाबाट यो आवाज आइरहेको छ। र त्यो आवाज झन ठूलो भन्दा ठूलो हुँदै गयो। मैले मेरो सानो बाल्टी टिपे र केही 1-2 बेरसम्म रोए, चिच्याए र जहाँ आराम गरिरहेको थिए त्यहाँबाट उठे र म त्यस ठाउँबाट केवल केही फिट टाढा गए। त्यो ठूलो रुखको हाँगा मुनितिरबाट टाढा गए र ओ, त्यसले बतासे भुमरीको ठूलो आवाज निकाल्यो र त्यो हेर्नलाई म पछाडि फर्किए र त्यो रुखको आधा बाटो बीचमा अर्को हुरी बतासे भुमरी थियो। त्यो रुखसम्म पुग्यो र त्यसको चारैतिर बतासितै ती पातहरूलाई हल्लाउन थाल्यो। अनि मैले किन बतासे भुमरी आयो भने त्यसको विषयमा कुनै अनौठो कुरा सोचिन, किनभने त्यो केवल त्यो वर्षको ऋतुमा थियो, शरद ऋतु थियो, सानो, हामीले त्यसलाई बतासे भुमरी भन्छौं र त्यसले धुलो उडाउँछ। तपाईँले त्यसलाई मरूभूमिमा त्यसरी देख्नुभएको छ, उही नै कुरा थियो। त्यो मैले हेरे तर म त्यहाँबाट छाडेर गइन। धेरै जसो त्यो केही छेडको मात्रै चहलपहल हुन्छ, त्यसपछि त्यो जान्छ, तर त्यो 2 मिनट वा बढी समय भइसकेको थियो र म फेरि हिँड्न थाले र मैले त्यसलाई हेर्नलाई फेरि फर्किए र जब त्यसो गरे एउटा मानव आवाज आयो, ठिक जस्तो मेरो आवाज सुनिन्छ त्यसरी ध्वनिको रूपमा आवाजले मलाई भन्यो, अहिले कदापि कुनै पनि हालतमा रक्सी चुरोट पिउने र आफ्नो शरीरलाई दूषित नबना, त ठूलो भएपछि तेरो निम्ति खास कार्य गर्नुको निम्ति दिइनेछ। यस आवाज सुनेर मेरो त भयले झण्डै सातो गयो। तपाईँले कल्पना गर्न सक्नुहुन्छ एउटा सानो बच्चालाई कस्तो महसुस भयो होला। मैले ती बाल्टीहरू झारे र कराउन सक्ने सम्मको उच्च आवाजले चिच्याउँदै म जति सक्दो चाँडो घरमा गए र त्यहाँ प्रान्तमा कपर हेड सर्पहरू छन्, जुन अत्यन्त विषालु हुन्छ र मेरी आमाले सोच्नुभयो कि त्यहाँ मैदानबाट आउँदै गर्दा यसलाई सायद खुट्टामा कपरहेड सर्पले टोक्यो होला र त्यसैले उहाँ म भएको निर दौडेर आउनुभयो र म उहाँको बाहुलीमा उफ्रिए चिच्चाउँदै अंगालो हाल्दै उहाँलाई चुमे र उहाँले भन्नुभयो के भयो के तिमीलाई सर्पले टोक्यो मलाई जताततै हेर्नुभयो मैले भने होइन आमा त्यहाँ एउटा मान्छे छ त्यो रुखको तल र उहाँले भन्नुभयो ओ बिली बिली छोड यसलाई रहन देऊ र उहाँले भन्नुभयो के तिमी यो कुरालाई बन्द गरेर सुत्न जान्छौ मैले भने होइन आमा त्यहाँनिर रुखमा एउटा मान्छे छ र उसले मलाई रक्सी नखानु चुरोट नपिउनु भन्यो विस्की र त्यस्ता कुराहरू नखान भनी भनेको छ र त्यस समयतिर मैले भट्टीको लागि पानी भर्ने गरिरहेको थिएँ र उहाँले भन्नुभयो कहिले कदापि कुनै पनि ढंगले पिउने र आफ्नो शरीरलाई दूषित बनाउने काम नगर्नु त्यो अनैतिक हो तपाईँलाई थाहा छ र मेरो बाल्यकाल जवान अवस्थामा पनि गलत महिलाहरूबाट पर राख्नु पर्नेछ र मैले जानेसम्म भन्न सक्छु कि म ती कुरा मध्ये एउटाको पनि कहिल्यै दोषी रहिन प्रभुले मलाई ती कुराहरूबाट सहायता गर्नुभयो र जसै म जाँदै गर्छु तपाईँले पाउनुहुनेछ त्यसैले त्यसबेला रक्सी वा चुरोट पिउने वा आफ्नो शरीरलाई दूषित गर्ने काम नगर किनकि त्यहाँ काम दिइनेछ जब त ठुलो हुनेछस् ठिक छ मैले त्यो कुरा आमालाई भने र उहाँ मात्रै मलाई हेरेर हाँस्नुभयो र म केवल उत्तेजित अवस्थामा भए त्यसैले उहाँले चिकित्सकलाई बोलाउनु भयो र चिकित्सकले भन्नुभयो ऊ केवल आतिएको हो त्यति मात्रै हो त्यसैले आमाले मलाई खाटमा राख्नुभयो र त्यो दिनदेखि आजसम्म म फेरि कहिल्यै त्यो रुखको बाटो भएर हिँडेन म तर्सिएको थिएँ म बगैँचाको अर्कोपट्टिबाट गएको छु किनभने मैले सोचेको थिएँ कि त्यो रुखमा मान्छे छ र त्यो मान्छे मसँग बोलिरहेको थियो त्यो ठूलो गहिरो आवाज बोल्थ्यो र त्यसपछि लगभग एक महिना पश्चात म आफ्नो सानो घरको अगाडिको मैदानमा भाइहरूसँग गुच्चा खेल्दै थिएँ र एकैचोटि मेरो मनमा अनौठो भावना ममा आयो र म खेल्न छोडे र एउटा रुखको एक ठाउँमा बसे र हामी ठिक ओहायो नदीको ठिक माथि किनारमा थियौं र मैले तल जेफरसनभिल तिर तल हेरे र मैले एउटा पुल माथि उठेर पारिपट्टि गइरहेको देखे त्यो नदीको भागमा र मैले 16 जना पुरुषहरू देखे मैले तिनीहरूलाई भनेको थिए तिनीहरू माथिबाट खसे र तिनीहरूले त्यस पुलमा आफ्नो ज्यान गुमाए म एकदमै छिटो कुदे र मेरी आमालाई यो भने र उहाँले सोच्नुभयो कि म सुत्न गएको थिएँ तर मेरो आमा बाबाले त्यो कुरा मनमै राखे र त्यो समयदेखि 22 वर्षपछि म्युनिसिपल ब्रिज पुल अहिले त्यहाँ बनेको छ जसबाट भएर तपाईँहरू धेरै त्यो पार गर्नुभएको छ र यो मैले देखेकै स्थानमा बनाएको छ र यो नदी पारी पुल बनाउने क्रममा 16 जना मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए यो सिद्ध रूपमा साँचो हुनबाट कहिल्यै असफल भएको छैन जसरी तपाईँले यहाँ मञ्चमा देख्न सक्नुहुन्छ यो सधैँ यही प्रकारले भएको छ अब तिनीहरूले म मात्रै आतिएको थिए भनी सोचेका थिए जुन म एक आतिने खालको व्यक्ति हुँ त्यो साँचो हो र यदि तपाईँले कहिल्यै ध्यान दिनुभएको छ भने त्यो मानिस जो आत्मिकी कुरामा झुकाउ हुन्छ तिनीहरू सधैँ अतालिने खालका हुन्छन् कवि र अगमवक्ताहरूलाई हेर्नुहोस् र विलियम कोपरलाई हेर्नुहोस् जसले त्यो प्रख्यात गीत लेखेका थिए त्यहाँ रगतले भरिएको झरना छ इमानुएलको नसाबाट झरेको छ के तपाईँले कहिल्यै तपाईँलाई थाहा छ यो गीत म उहाँको चियानमा उभिएको थिएँ धेरै समय बितेको छैन भाइ जुलियस म विश्वास गर्छु कि मलाई थाहा छैन हो त्यो सही हो भाइ हामीसँग चियानमा सँगै हुनुहुन्थ्यो र त्यहाँ उहाँले त्यो गीत लेखिसक्नु भएपछि प्रेरणाले उहाँलाई छोड्यो उहाँले आत्महत्या गर्नुको लागि नदी खोज्ने प्रयास गर्नुभयो बुझ्नुभयो आत्माले उहाँलाई छोडेर जानुभयो र कवि र रचनाकार जस्तो व्यक्ति होइन मेरो मतलब अगमवक्ताहरू एलियालाई हेर्नुहोस् अब उनले डाँडामा खडा भए र स्वर्गबाट आगो झारे र स्वर्गबाट झरी ल्याए त्यसपछि जब आत्माले उनलाई छोडे उनी एउटा स्त्रीको धम्कीको डरमा भागे र परमेश्वर उनलाई एउटा गुफामा 40 दिनपछि भेट्नुभयो र निकालेर ल्याउनुभयो योनालाई हेर्नुहोस् पर्याप्त प्रेरणाका साथ जब प्रभुले उसलाई त्यहाँ निनबेमा प्रचार गर्नुको निम्ति अभिषेक गर्नुभयो त्यो एउटा सहर सन्त लुइसको जत्रो आकार हुन्जेलसम्म खरानी धसी बोरामा पश्चाताप गरे र त्यसपछि जब आत्माले उनलाई छोडिदियो उसलाई के भयो हामीले उसलाई डाँडामा भेट्छौ आत्माले छोडिसकेपछि परमेश्वरलाई उसको जीवन लिइदिन प्रार्थना गरिरहेको भेट्छौं र तपाईले देख्नुहुन्छ त्यो प्रेरणा हो र जब यी कुराहरू हुन्छ यसले तपाईमा केही गर्छ। त्यसपछि म याद गर्छु कि म हुर्कदै गए, म जवान केटा हुँदै गए, म छिटो छिटो गर्नेछु ताकि म थोरै समय अरू कुरा गर्न भ्याउनेछु। जब म जवान हुँदै गए मसँग जवान पुरुषहरूको जस्तै सोच विचार हुँदै गयो। म विद्यालय जाँदै गर्दा मैले ती साना केटीहरू भेटे। तपाईँलाई थाहा छ म वास्तवमै लजालु थिए, तपाईँ जान्नुहुन्छ, र अन्तत मैले मेरो लागि सानो एउटा केटी मित्र पाए र सबै साना केटाहरू जस्तै मलाई लाग्छ लगभग 15 वर्षको उमेरमा थियो र त्यसैले ऊ राम्रै थिइन्। उनको आँखा ढुकुरको जस्तै थियो र उसको दाँत मोती जस्तै थियो र हाँसको जस्तै घाँटी थियो र उनी वास्तवमै राम्री थिइन्। र अर्को सानो केटा थियो, ऊ हामी मिल्ने साथीहरू थियौँ र उसँग उसको बाबाको पुरानो नमुनाको T4 गाडी थियो र हामीले हाम्रो केटी साथीसँग भेट गर्न गयौं र हामीले तिनीहरूलाई टाढा गाडीमा घुमाउन लाँदै थियौं र हामीलाई 2 गैलन तेल किन्नलाई पर्याप्त पैसा थियो। त्यो गाडीलाई चलाउनको लागि हामीले पछाडिको पाङ्राको माथि धुरीलाई मोड्न ज्याक हाल्न पर्थ्यो। मलाई थाहा छैन कतै तपाईँले त्यो याद गर्न सक्नुहुन्छ कि नै, तपाईँ जान्नुहुन्छ धुरीलाई मोड्न, तर हामी राम्रै गरी त्यो गर्दै थियौं र मेरो खल्तीमा एउटा केही निकेलको सिक्का थियो र हामी एउटा सानो ठाउँमा रोक्यौं र एउटा निकेलको सिक्कामा तपाईँले सानो बुङ्गुरको स्यान्डविच किन्न सक्नुहुन्थ्यो र त्यसैले ऊ म धनी थिए त्यो बेलाको लागि, मैले तिनीहरूको लागि 4 वटा जस्तो किन्न सक्थे, बुझ्नुभयो। र हामीले स्यान्डविच र को खाइसकेपछि मैले ती बोतलहरू फर्काएर लान सुरु गरे र मलाई चकित पार्न जब म बाहिर आए स्त्रीहरू ठिक त्यो समय अनुग्रहबाट गिर्न सुरु गरेका थिए वा स्त्रीको लाजबाट गिर्न सुरु गरेका थिए। मेरी सानी ढुकुरले एउटा चुरोट पिउँदै थियो र चुरोट पिउने स्त्रीको बारेमा मैले सधैँ यो कुरा सोचेको छु र मैले त्यो समयदेखि एउटा सानो कुरा पनि परिवर्तन गरेको छुइनँ। त्यो सही हो, यो सबैभन्दा तुच्छ कुरा हो जो स्त्रीले गर्न सक्छ र त्यो एकदम सही हो र मैले सोचे म अब चुरोट उद्योग यस विषयमा मेरो पछि लाग्न सक्छ, तर म तपाईँलाई भन्दैछु त्यो केवल दुष्टको एउटा छाल मात्र हो। यो नै सबैभन्दा ठूलो हतियार र विनाशकारक चीज हो जुन यो देशले पाएको छ। म मेरो केटा चुरोटे भएको भन्दा जडिया भएकोमा सहन गर्न सक्छु, त्यो साँचो हो। म मेरी श्रीमतीले चुरोट पिएको भन्दा रक्सीले भुइँमा लडिरहेको हेर्न सक्छु, त्यही नै हो। अब यो परमेश्वरको आत्मा जुन मसँग छ, यदि त्यो परमेश्वरको आत्मा जसरी तपाईँले यो प्रश्न गर्न सक्नुहुन्छ, तपाईँहरू जो धुम्रपान गर्नुहुन्छ, तपाईँ जब माथि जानुहुन्छ तपाईँ बाँच्नुको लागि मौका एकदम कम हुन्छ र तपाईँले हरेक पटक सभाहरूमा देख्नुभएको छ कि कुन प्रकारले धुम्रपान गर्ने व्यक्तिलाई पवित्र आत्माले अपराधी ठहराइरहेको छ, यो अति नै डरलाग्दो कुरा हो। यसको लतबाट आफूलाई टाढा राख्नुहोस्। महिलाहरू, यदि तपाईँ यो गरेकोमा दोषी हुनुहुन्छ भने कृपया यसोको नाउँमा छोडिदिनुहोस्, त्यसबाट आफैलाई टाढा राख्नुहोस्। यसले तपाईँलाई टुटाउँछ, यसले तपाईँलाई मार्छ, यसले धुम्रपान गर्नु आफूभित्र धेरै क्यान्सर भन्नु सर हो। चिकित्सकहरूले चेतावनी दिन प्रयास गर्छन् तरै पनि तिनीहरूले तपाईँलाई यी सामग्रीहरू बिक्री गर्न सक्छन् र यदि तपाईँ त्यो औषधि पसलमा जानुभयो र भन्नुभयो मलाई 50 सेन्टको क्यान्सर किन्नु छ, यदि पसलले त्यो दिए भने प्रहरी आएर त्यसलाई झ्यालखानामा कैदमा राखिदिन्छन्। तर जब तपाईँले 50 सेन्टको चुरोट किन्नुहुन्छ भने तपाईँले उही कुरा क्यान्सर नै किन्दै हुनुहुन्छ। चिकित्सकहरूले त्यसो भन्दछन्, ओ यो पैसाले बनेको देश, यो एकदम खराब हो, यो एउटा हत्यारा हो, यो प्रमाणित भइसकेको छ। र जब मैले त्यस सुन्दरी सानी केटीलाई होसियार रूपमा व्यवहार गरेको देखे, उसको हातमा चुरोट देखे, त्यसले मलाई मारेको जस्तै बनायो, किनकि मैले वास्तवमै सोचेको थिएँ कि मैले उसलाई प्रेम गर्थे भने, र मैले सोचे ठिक छ अब मलाई एउटा महिलालाई घृणा गर्ने व्यक्ति भनी बोलाउन थाले। तपाईँ त्यो जान्नुहुन्छ किनभने म सधैँ जसो एक किसिमले स्त्रीको विरुद्धमा भएको जस्तो देखिन्छ, तर तपाईँ दिदी बहिनीहरूको विरुद्धमा म छुइनँ, म त केवल अहिलेका आधुनिक स्त्रीहरूको चालचलनको विरुद्धमा छु। त्यो सही हो, असल स्त्रीहरू जस्तै हुनुपर्छ, तर म स्मरण गर्न सक्छु कि जब मेरो बाबाको भट्टी त्यहाँ चलिरहँदा म त्यहाँ पानी र त्यस्तै कुराहरूको लागि त्यहाँ हुनुपर्थ्यो। मैले देख्थेँ कि जवान युवतीहरू जो 17-18 वर्षको उमेर भन्दा बढी थिएन, तिनीहरू अहिलेको मेरो उमेरका पुरुषहरूसँग रक्सी पिएर मातेर बसेका हुन्थे र तिनीहरूलाई त्यस बेला होसमा ल्याउनको लागि कालो कफी बनाइदिने गर्थे ताकि तिनीहरू त्यहाँ घरमा गएर तिनीहरूका श्रीमानलाई फेरि खाना पकाएर खुवाउन सक्नको निम्ति। ओ केही त्यस्तै खालको मैले भने, म त्यसपछि मेरो टिप्पणी यो थियो, तिनीहरू एउटा राम्रो सफा बोलीले मारिनु योग्यका छैनन्, त्यो सही हो, र मैले स्त्रीहरूलाई घृणा गर्थे, त्यो सही हो, र त्यसैले मैले हरेक चाललाई अहिले ध्यान दिनुपर्छ, त्यही नै सोच अझै सोच्नबाट टाढा राख्न। त्यसैले तर अब एउटा असल स्त्री पुरुषको सिरताजको गहना हो, उनीलाई सम्मान गरिनुपर्छ। उनी मेरी आमा एक स्त्री हुनुहुन्छ, मेरी श्रीमती एक स्त्री हुन् र उनीहरू प्यारा छन्, र मसँग त्यहाँ धेरै हजारौं इसाई दिदीबहिनीहरू हुनुहुन्छ जसलाई मैले उच्च सम्मान गर्छु। तर यदि तिनीहरूले परमेश्वरले उनीहरूलाई जस्तो बनाउनु भयो त्यसलाई सम्मान गर्छन् भने एउटा आमा, एउटा वास्तविक रानी, त्यो सबै राम्रो हो। उनी नै उत्तम कुरा जुन परमेश्वरले एउटा पुरुषलाई दिन सक्नुहुन्छ, त्यो एउटा श्रीमती हो। मुक्ति भन्दा बाहिर एउटा श्रीमती नै उत्तम कुरा हो यदि उनी एउटा असल श्रीमती छिन् भने। तर यदि उनी असल छैनन् भने, सोलोमनले भनेका छन्, चरित्रवान पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नी चाहे तिनका हड्डी सडेको जस्तै हो, र त्यो सही हो, त्यो नै खत्तम कुरा हुन सक्छ। त्यसैले एउटा चरित्रवान स्त्री, यदि तपाईँले एउटा असल स्त्री पाउनु भएको छ भने तपाईँले उसलाई उच्च सम्मान दिनुपर्छ, त्यो ठिक हो, तपाईँले सम्मान गर्नुपर्छ। एउटा सच्चा स्त्री र छोरा छोरी हो, यदि तपाईँले सच्चा आमा पाउनु भएको छ जो घरमा बस्छ र तपाईँको ख्याल राख्ने कोसिस गर्नुहुन्छ, तपाईँको लुगा सफा राख्नुहुन्छ, तपाईँलाई विद्यालय पठाउनुहुन्छ, तपाईँलाई यीशुको बारेमा शिक्षा दिनुहुन्छ, तपाईँले त्यस प्रेमिलो आमालाई तपाईँ भित्र भएसम्मको सबै आदर उहाँलाई गर्नुपर्छ, तपाईँले त्यस स्त्रीलाई आदर गर्नुपर्छ हो श्रीमान, किनभने उहाँ एक सच्चा आमा हुनुहुन्छ। तिनीहरूले केन्टकी डाँडाको अशिक्षित अवस्थाको विषयमा बोल्ने गर्छन्। तपाईँले यसलाई यहाँ हेर्नुहोस्, मानिसहरू कति अनपढ जस्तो छन्। त्यहाँ मध्येका केही आमाहरू यहाँ हलिउडमा आएर तपाईँ आधुनिक आमाहरूलाई तपाईँका बच्चाहरूलाई कसरी हुर्काउने भनी सिकाउन सक्छन्। तपाईँले ती आमाको बच्चालाई एक रात आफ्नो सबै कपाल बिग्रेको र रङ्गे ओठ त्यसलाई के भन्ने गर्नु छ, र आफ्नो मुखलाई रङ्ग्याउने, र जसको कपडा पुरै एकतर्फी तन्किएको छ र पुरै रात रक्सी पिएर मातेको अवस्थामा घरबाट बाहिर रहेको छ, उसको आमाले एउटा हिकोरी रुखको टुप्पोको काठ भाँच्छ र जुन पिटाई हुन्छ त्यस पश्चात उनी कहिल्यै बाहिर जाँदैन, म तपाईँलाई भन्छु उनी। र यदि तपाईँले पनि त्यस्तै केही यहाँ गर्नुभयो भने तपाईँको यहाँ अझै राम्रो हलिउड हुनेछ र एउटा उत्तम देश हुनेछ, त्यो सही हो, यो साँचो हो। केवल आधुनिक बन्ने कोसिस गर्छन्, त्यो दुष्टको एउटा चाल हो। अब यो सानी केटी, जब मैले उसलाई हेरे मेरो हृदय केवल छिया छिया भयो, र मैले सोचे बिचरा केटी, र उसले भनिन् ओ तिमीलाई चाहिन्छ बिल्ली, मैले भने होइन म्याम, मैले भने म चुरोट पिउने गर्दिन। उनले भनिन् अब तिमीले भनेको थियो तिमीले कहिल्यै नाचेको थिएनौ, तिनीहरू नाचघरमा जान चाहेका थिए र मैले त्यसो गर्न चाहिन, त्यसैले तिनीहरूले भने कि त्यहाँ तल एउटा नाच गर्ने ठाउँ छ जसलाई तिनीहरूले सिकामोर गार्डन भन्थे, र मैले भने म नाच्ने गर्दिन। उसले भने अब तिमीले नाच्ने गर्दैनौ, धुम्रपान गर्दैनौ र रक्सी पिउँदैनौ, तिमीले कसरी रमाइलो गर्छौ त? मैले भने मलाई त माछा मार्न मन लाग्छ र सिकार गर्न मन लाग्छ, त्यसैले उसलाई इच्छुक बनाएन। त्यसैले उसले भने यो चुरोट लियो, र मैले भने होइन म्याम धन्यवाद, तर म धुम्रपान गर्दिन। र त्यस बेला म कारको पछाडिपट्टि उभिएको थिएँ, पुरानो फोर्ड कारको मोडेलमा यस्तो हुने गर्थ्यो तपाईँलाई याद होला, र म कारको पछाडि उभिएको थिएँ, पछाडिको सिटमा बसिरहेको थिएँ, उनी र म पछाडि थियौं, र उनले भनिन् तिम्रो मतलब तिमी एउटा चुरोट पनि पिउँदैनौ भनेको हो? भनिन् यसको मतलब हामी केटीहरूको हिम्मत तिमी केटाहरूको भन्दा ज्यादा छ। मैले भने होइन म्याम मलाई त्यस्तो लाग्दैन, मैले गर्न सक्छु। उनले भनिन् तिमीले के पिउँछौ, तिमी त कायर छौ। ओहो, म आफैलाई होसियार र निडर भन्न चाहन्थे, म त लडेर विजय उपहार पाउन चाहन्थे, त्यही जीवन प्रतिको मेरो सोच थियो। त्यसैले मैले भने कायर कायर, मैले त्यो सहन सकिन, त्यसैले मैले भने त्यो मलाई देऊ। चुरोट लिनलाई मेरो हात मैले लगे, मैले भने म उसलाई देखाउँछु कि म कायर हो कि होइन भनेर। मैले चुरोट लिए र सलाईको काटी बाल्न लागे। अब म जान्दछु कि तपाईँ अब तपाईँले के सोच्दै हुनुहुन्छ त्यसको जिम्मेवार म छुइनँ, म त केवल सत्य बताएको जिम्मेवार छु। जब मैले त्यो चुरोट सल्काउन सुरु गरे र धुम्रपान गर्ने पक्का दृढताको साथ चुरोट त्यस प्रकारले समाएको थिए जुन दृढताको साथ आज मैले यो बाइबल पक्रेको छु, बुझ्नुभयो? र मैले केही जाँदै गरेको आवाज सुने, मैले फेरि चुरोट पिउने कोसिस गरे, तर मैले त्यो मेरो मुखमा लानै सकिन र म रुन कराउन थाले। मैले त्यसलाई भुइँमा फालिदिए र तिनीहरू म प्रति हाँसिरहे, र म घरतिरै हिँडे, माथिको क्षेत्रबाट भएर गए र त्यहाँनिर रोएर बसिरहे र त्यो एकदम दुःखदायी जीवन थियो। मलाई सम्झना छ, एक दिन बाबा केटाहरूसँग तल नदीतिर जाँदै हुनुहुन्थ्यो। मेरो भाइ र म हामीले डुङ्गा लिएर नदीको माथि र तल गर्नुपर्ने भएको थियो। नदीमा खाली बोतल खोज्न गएका थियौं ताकि त्यसमा विस्की भर्न सकोस् र हामीले तिनीहरूको निम्ति नदीबाट एक दर्जन बोतल खोजेर ल्याउँदा हामीले एक निकेल पाउँथ्यौं र बाबा मसँग हुनुहुन्थ्यो र उहाँसँग ती साना चेप्टो, मलाई लाग्छ त्यो लगभग एउटा आधा बोतल थियो, र त्यहाँ एउटा रुख थियो जुन ढलेको थियो र बाबासँग त्यो व्यक्ति थियो जो श्रीमान डर्न बुस थियो। मसँग उहाँसँग एउटा राम्रो डुङ्गा थियो र मलाई उहाँको एउटा सहायता चाहिएको थियो किनकि म त्यो डुङ्गा प्रयोग गर्न चाहन्थे। उहाँको डुङ्गामा एकदम राम्रो पतवार थियो र मेरोमा चाहिँ पतवार नै थिएन। हाम्रो डुङ्गामा चाल्नको लागि पुरानो पत्ता थियो र त्यसैले मैले चाहन्थे कि त्यो डुङ्गा चलाउनलाई मैले पाए हुन्थ्यो भने। त्यस व्यक्तिले वेल्डिङको काम गर्थ्यो र बाबाको लागि भट्टी तयार गर्ने गर्थ्यो, त्यसैले उहाँ दुवैजना त्यहाँ रुखमा आफ्नो खुट्टा पसारेर बस्नुभयो र त्यो सानो चेप्टो बोतलको विस्की उहाँलाई दिनुभयो र उहाँले पिउनुभयो। बाबालाई फेरि त्यो दिनुभयो र उहाँले पनि पिउनुभयो र उहाँले त्यस बोतललाई रुखमा निस्केको एउटा ठुट्टामा अड्काएर राख्नुभयो र श्रीमान डोन बुसले त्यसलाई उठाउनुभयो र भन्यो, लाउ बिल्ली खाऊ। मैले भने, धन्यवाद, मैले पिउने गर्दिन। उहाँले भन्नुभयो, एउटा ब्रनाम भएर रक्सी पिउँदैन? सबैजना हाम्रा परिवारमा हिँड्दै डुल्दै नै मरे र उहाँले भन्नुभयो, एउटा ब्रनाम भएर रक्सी पिउँदैनौ? मैले भने, होइन श्रीमान, होइन। बाबाले भन्नुभयो, मैले एउटा कायरलाई पालिरहेको छु। मेरो बाबाले मलाई एउटा कायर भन्दै हुनुहुन्थ्यो। मैले भने, त्यो बोतल मलाई दिनुहोस् र मैले त्यो बिर्कोलाई त्यसको टुप्पोबाट रक्सी पिउँछु नै भनेर खोले र जब मैले त्यसलाई खोले, मैले त्यो बोतल त्यहाँ दिए अनि त्यहाँबाट जति सक्दो रुँदै आए। केही कुराले मलाई त्यस्तो गर्न नै दिँदैन थियो, बुझ्नुभयो? मैले भन्न सक्दिन कि कुनै तरिकाले म राम्रो थिएँ, म त्यो गर्छु भनेर पक्का सोचेको नै थिएँ, तर त्यो परमेश्वरको अनुग्रह थियो, अद्भुत अनुग्रह, जसले मलाई ती कुराहरू गर्नबाट टाढा राखिरह्यो। म आफै त ती कुराहरू गर्न चाहन्थे तर उहाँले मलाई ती कुराहरू गर्न दिनु हुँदैन थियो। केही पछि मैले एउटा केटी पाए। जब म 22 वर्षको थिए उनी अति प्रिय थिइन्। उनी एउटा केटी थिइन् जो मण्डलीमा जान्थिन्, जर्मन लुथरन मण्डलीमा। उनको नाउँ ब्रुमबाक थियो, BRUMBACH, जुन ब्रुमबक भन्ने नाउँबाट आएको थियो। र उनी असल केटी थिइन्। उनले धुम्रपान वा रक्सी पिउने गर्दैन थिइन् वा उनी नाच्नलाई जाने केही गर्दिन थिइन्। एउटा असल केटी थिइन्। म उनीसँग केही छोटो समयसम्म गए र मैले त्यसपछि लगभग 22 वर्षको उमेरसम्म मैले पर्याप्त पैसा कमाए र मैले मेरो लागि एउटा पुरानो फोर्ड गाडी किने र मैले र हामी दुवैजना घुम्नलाई सँगै जाने गर्थ्यौं। र त्यसैले त्यो समयमा त्यहाँ नजिकमा कुनै लुथरन चर्च थिएन, तिनीहरू हवार्ड पार्कमा सरेका थिए र त्यसैले तिनीहरू एउटा सेवक थिए, त्यो व्यक्ति जसले मलाई एउटा ब्याप्टिस्ट मण्डलीमा प्रचारकको रूपमा नियुक्त गर्नुभएको थियो, जो डाक्टर रोय डेभिस हुनुहुन्थ्यो। उहाँ नै हुनुहुन्छ जसले बहिनी अप्स र भाइ अप्सलाई म कहाँ पठाउनु भयो वा मेरो बारेमा उहाँलाई भन्नुभयो। डाक्टर रोय डेभिस हुनुहुन्छ र त्यसैले उहाँले प्रचार गर्दै हुनुहुन्थ्यो र पहिलो ब्याप्टिस्ट खोल्नुभयो यहाँ। मलाई लाग्दैन त्यो पहिलो ब्याप्टिस्ट चर्च थियो भने, त्यो जेफरसनको मिसनरी ब्याप्टिस्ट चर्च भनिन्थ्यो र उहाँले नै त्यो समयमा त्यस स्थानमा प्रचार गर्नुहुन्थ्यो र हामी राति त्यहाँ मण्डलीमा जाने गर्थ्यौं, त्यसैले र हामी फर्किन्थ्यौं र म त्यो चर्चमा कहिल्यै पनि सदस्य भइन, तर मलाई उनीसँग जानु मन पर्थ्यो किनभने मुख्य विचार चाहिँ उनीसँगै त्यहाँ जानु थियो र म इमान्दार भएर भन्नुपर्दा यो थियो कारण। त्यसैले तब उनीसँगै जाँदा एक दिन म उनी एउटा असल परिवारबाट थिइन् र मैले सोच्न थाले, तपाईँलाई थाहा छ मैले त्यस केटीको समय बर्बाद नगरेकै राम्रो हुन्छ, त्यो सही थिएन किनभने उनी असल केटी थिइन् र म गरिब थिए र मेरो बाबाको स्वास्थ्य पनि बिग्रिएको थियो र मैले र त्यस्तो केटीलाई जीविका चलाउनको निम्ति मेरो कुनै बाटो थिएन। जो राम्रो घरमा र भुइँमा गलैचा भएको घरमा बस्ने बानी भएको थियो र मलाई सम्झना छ त्यो पहिलो गलैचा जुन मैले पहिलो पटक देखेको थिएँ। मलाई थाहा थिएन त्यो के हो भने, म छेउछेउमा वरपर हिँडे। मैले सोचेको थिएँ कि मेरो जीवनभरिमा देखेको मध्ये सबैभन्दा राम्रो कुरा यही थियो। कसरी तिनीहरूले यस्तो राम्रो कुरा भुइँमा राख्न सकेको होला? त्यो नै पहिलो गलैँचा थियो जुन मैले जीवनमा पहिलो पटक देखेको थिएँ। त्यो यी मध्ये एक मलाई लाग्छ त्यसलाई आसन गलैँचा भनिन्छ। म त्यसमा गलत पनि हुन सक्छु। कुनै प्रकारको लचिलो टहनी जस्तै वा कुनै कुरा जुन बुनेको हुन्छ र भुइँमा राखिएको एक प्रकारको हरियो र रातो थियो र त्यसको बीचमा ठूलो गुलाब लगाइएको थियो। तपाईँलाई थाहा छ त्यो एउटा सुन्दर कुरा हो र त्यसैले म स्मरण गर्छु कि मैले मेरो मानसिकता बनाए कि त म उसलाई मसँग विवाह गर्नको निम्ति भन्छु या त म ऊबाट टाढिएर कुनै असल केटालाई उसँग विवाह गर्न दिनलाई छोडिदिन्छु। कोही व्यक्ति जो उसको लागि राम्रो हुनेछ, जसले उसलाई राम्रोसँग पाल्न सक्छ र उसको लागि मायालु रहन सक्छ। म उसको लागि मायालु हुन सक्थे तर मैले त मात्र एक घण्टामा 20 सेन्ट कमाइरहेको थिएँ। त्यसैले मैले उसको लागि धेरै कमाएर ल्याउन सक्दिन थिए र मैले परिवारको सबैको हेरचाह गर्नुपर्थ्यो र बाबाको स्वास्थ्य पनि बिग्रिँदै गएको थियो र मैले तिनीहरू सबैको हेरचाह गर्नुपर्थ्यो। त्यसैले मेरो एकदम कठिन समय चलिरहेको थियो। त्यसैले मैले सोचे अनि केवल मैले गर्नुपर्ने कुरा चाहिँ यो थियो कि उसलाई भन्नुपर्ने थियो उसलाई म अब फर्केर आउँदिन किनकि मैले उसको जीवनलाई तोड्ने र उसलाई मसँग मूर्ख बनाउन एकदम धेरै सोचेको थिएँ। र त्यसपछि मैले सोचे यदि कसैले उसलाई साथ दियो र उसलाई विवाह गर्यो र एउटा प्यारो घर बनायो र हुनसक्छ यदि मैले उसलाई पाउन नसके नि मैले थाहा त पाउन सक्छु कि उनी खुसी छिन् भनेर। र त्यसैले मैले सोचे तर म उनी प्रति हरेस खान पनि त सक्दिन र म अति नै दयनीय अवस्थामा थिएँ र दिन ब दिन मैले त्यस विषयमा सोच्थे। त्यसैले उसलाई मसँग विवाह गर्नुको निम्ति भन्नलाई म एकदम लज्जित थिएँ। हरेक रात मैले मेरो मानसिकता बनाउँथे म उसलाई सोध्नेछु र जब म त्यो के भन्छ पुतलीहरू समात्न खोज्दा पुतली हातमा नआए जस्तै थियो वा केही तपाईँमा पाउनुहुन्छ। तपाईँहरू सबैजना दाजुभाइहरू त्यहाँ सम्भवत यही अनुभव गर्नुभएको छ होला र वास्तवमै रमाइलो महसुस हुन्छ। मेरो अनुहार रातो पिरो हुन्थ्यो, म जान्दिन थिएँ, मैले उसलाई सोध्नै सक्दिन थिएँ। त्यसैले म अनुमान लाउन सक्छु कि तपाईँले सोच्दै हुनुहुन्छ कि मैले कसरी विवाह गरे त तपाईँलाई थाहा छ कि मैले उसलाई चिठी लेखेर उसलाई सोधे र त्यसैले उनी अब त्यो केवल प्रिय मिस भनेर मात्रै लेखिएको चिठी थिएन, त्यो केही बढी कुराहरू लेखिएको थियो। तपाईँ जान्नुहुन्छ त्यो भन्दा बढी प्रेमको पक्षमा लेखिएको थियो। त्यो केवल विवाह अनुबन्धनको चिठी मात्र थिएन, मैले लेख्न सक्नेसम्मको सबैभन्दा राम्रो चिठी लेखेको थिएँ। र म उनकी आमासँग थोरै डराउने गर्थे। उनकी आमा उहाँ एक प्रकारको कडा हुनुहुन्थ्यो र तर उनकी बुवा चाहिँ एउटा भलाद्मी बुढो डचम्यान हुनुहुन्थ्यो, एउटा असल बुढो व्यक्ति हुनुहुन्थ्यो। उहाँ ब्रदरहुड रेल संस्थाको एउटा संयोजक हुनुहुन्थ्यो, रेल यातायातमा काम गर्ने संस्थाको संयोजक हुनुहुन्थ्यो। त्यो समयमा महिनामा $500 आमदामी गर्नुहुन्थ्यो र म चाहिँ उसको छोरीलाई विवाह गर्नको लागि घण्टामा 20 सेन्ट कमाइरहेको थिएँ। मलाई थाहा थियो त्यो कहिल्यै पूरा हुने छैन। उनकी आमा एकदमै अब उहाँ राम्रै महिला हुनुहुन्थ्यो र उहाँ एक प्रकारको त्यो उच्च स्तरको समाजका वर्गका महिला हुनुहुन्थ्यो, सुसंस्कृत महिला हुनुहुन्थ्यो। तपाईँले बुझ्नुभयो र त्यसैले तपाईँले बुझ्नुहोस् कि यसै पनि उहाँलाई मेरो खास केही काम थिएन। म त केवल एउटा सिधा सादा एउटा गाउँको केटा थिएँ र उहाँले सोच्नुहुन्थ्यो कि होप कुनै उच्च स्तरको केटालाई दिनुपर्छ र मैले पनि उहाँ ठिक हुनुहुन्छ भन्ने सोचे र त्यसैले तर मैले त्यो समयमा त्यस्तो सोच्दिन थिएँ। त्यसैले मैले सोचे अब मलाई थाहा छैन कसरी मैले उसको बाबालाई सोध्न सक्दिन थिएँ र उसको आमालाई त झन् सोध्न सक्ने कुरा नै थिएन र त्यसैले मैले उसैलाई पहिलो सोध्न पर्ने थियो। त्यसैले मैले मेरो तर्फबाट एउटा चिठी लेखे र त्यस बिहान काममा जाँदाको बाटोको सड़कमा एउटा हुलाक पेटीमा त्यो खसाइदिए। त्यो चिठी हामी बुधबारको राति मण्डलीमा जाँदै थियौं र त्यो चिठी हालेको चाहिँ सोमबारको बिहान थियो। मैले आइतबार दिनभरि उसलाई विवाह गर्न चाहन्छु भनी भन्न प्रयास गरे र मैले प्रशस्त आँट नै निकाल्न सकिन। त्यसैले त्यसपछि मैले त्यो हुलाक पेटीमा त्यो चिठी खसालिदिए र त्यही दिन काम गर्दै गर्दा मैले सोच्न थाले यदि उसको आमाले पो त्यो चिठी पायो भने के हुन्छ होला। ओ त्यसपछि यदि उहाँले त्यो पाउनुभयो भने म त बर्बाद हुन्छु भने मैले जानेको थिएँ, किनभने उहाँले मेरो बारेमा त्यति साह्रो वास्ता गर्नुहुन्न थियो र म त्यही डरले पसिना पसिना भइरहेको थिएँ। र त्यो बुधबारको रातमा जब म आए ओ मैले सोचेको थिएँ कि म कसरी त्यहाँ माथि जाने होला। यदि उसको आमाले त्यो चिठी पाएको रहेछ भने त उहाँले पक्कै पनि मलाई ठिक पार्नुहुनेछ। त्यसैले मैले आशा गरेको थिएँ कि उसले पायो होला। मैले त्यो होपलाई सम्बोधन गरेर पठाएको थिएँ, त्यही नै उसको नाउँ थियो होप। र त्यसैले मैले भने म केवल अहिले यहाँ होपलाई लेख्छु, र त्यसैले र मैले सोचे हुनसक्छ उहाँले अहिलेसम्म पाएकै छैन होला। त्यसैले मलाई थाहा थियो कि बरु बाहिर गाडी रोकेर र उसलाई बाहिर निकाल्नलाई गाडीको हर्न बजाउन भन्दा भित्रै जानु बेस। र कुनै पनि केटा जोसँग केटीको घरसम्म गएर ढोका ढकढक्याएर केटीलाई बोलाउन सक्ने आँटसम्म पनि छैन भने त्यो केटी सँगै हुन केही काम र औचित्य नै रहदैन। त्यही एकदमै सही हो, त्यो एकदम वायात हो, त्यो एकदम निच हो। र त्यसैले मैले मेरो पुरानो फोर्ड गाडी रोके, तपाईँलाई थाहा छ, र मैले त्यसलाई सबै चम्काएको थिएँ। र त्यसैले म माथि गए र ढोकामा ढकढक्याए। दया होस्, उनकी आमा आउनुभयो, ढोकामा आउनुभयो। मैले सास पनि बल्ल तल्ल फेर्दै थिएँ। मैले आतिदै भने, कस्तो कस्तो हुनुहुन्छ तपाईँ श्रीमती ब्रुम्बाक हो? उहाँले भन्नुभयो, तिमी कस्तो छौ विलियम? मैले सोचे ओ विलियम, र उहाँले भन्नुभयो तिमी भित्र आऊ न। मैले भने धन्यवाद। म ढोकाबाट भित्र पसे। मैले भने के होप तयार भइन् त? र त्यही बेला यहाँ होप घरबाट निस्केर आइन्, मात्र लगभग एउटा 16 वर्ष की केटी। र उनले भनिन् हाई बिल्ली, र मैले भने हाई होप, र मैले भने तिमी गिर्जा जान तयार भइसकेको हो? उनले भनिन् एकै मिनट है। मैले सोचे ओ, उसको आमाले कहिले त्यो पाएकै रहेनछ, उहाँले त्यो पाएकै रहेनछ। ठिक छ, ठिक छ, ठिक छ, होपले पनि त्यो पाएकै रहेनछ। त्यसैले यो सबै ठिकै छ, किनभने यदि उसले पाएको भए मेरो नाम आमालाई भनिदिएको हुन्थ्यो। त्यसै कारणले म केही ढुक्क महसुस गरे। र त्यसपछि जब म त्यहाँ तल मण्डलीमा पुगे, मैले यस्तो सोच्न थाले, के थाहा उसले त्यो चिठी पाएको पो होला कि, बुझ्नुभयो? त्यसै कारणले गर्दा मैले डाक्टर डेभिसले के भन्दै हुनुहुन्थ्यो त्यो सुन्न नै पाइन। मैले उनी भएकोतिर हेरे र सोच्न थाले, के थाहा यदि उसले त्यो पाएको होला र राखिरहेको होला, र जब म यहाँबाट बाहिर निस्कन्छु त्यो बेलामा उसले यो विवाहको बारेमा भन्ने पो हो कि। र त्यसैले भाइ डेभिसले के भन्दै हुनुहुन्थ्यो त्यो सुन्न नै पाइन। र म उनीतर्फ हेर्दथे र सोच्थे कि मैले उसलाई यतिकै गुमाउन सक्दिन, तर निर्णायक क्षण त आउनेवाला नै थियो। त्यसैले मण्डली पश्चात हामी सड़कमा सँगै हिँड्न सुरु गर्यौं, घरतिर जाँदै थियौं। र त्यसैले हामी त्यो पुरानो फोर्ड गाडीतिर गयौं, र त्यसैले चन्द्रमा उज्यालो गरी चम्की नै रहेको थियो, तपाईँलाई थाहा छ। मैले ऊतर्फ हेरे र उनी सुन्दर देखेकी थिइन्, एउटा केटा। मैले उनीतर्फ हेरे र मैले सोचे म उसलाई पाउन कति धेरै चाहन्छु, तर मैले सक्दिन पाउन। र त्यसै कारणले म अलिक टाढासम्म हिँडे, तपाईँलाई थाहा छ। मैले उसलाई फेरि हेरे, मैले भने आजको राति तिमीलाई कस्तो महसुस भइरहेको छ? उनले भनिन् ओ, मलाई ठिकै लागिरहेको छ। र हामीले त्यो पुरानो फोर्ड गाडी त्यहाँ तल रोक्यौं र हामी त्यहाँबाट बाहिर निस्क्यौं। तपाईँलाई थाहा छ, एकतर्फी हामी हिँडिरह्यौं, कुनाबाट भएर उसको घरतिर गयौं र घरको ढोकासम्म उनीसँगै गए। मैले सोचेको थिएँ, तपाईँलाई थाहा छ, सम्भवतः उसले त्यो चिठी कहिले पाइनन् होला, त्यसैले मैले पनि त्यो बारेमा भुलिदिए। जस्तो सुकै भए पनि एउटा अर्को हप्ताले मलाई अनुग्रह गरेको छ, त्यसैले मलाई केही ठिक महसुस हुन थाल्यो। उनले भनिन् बिल्ली? मैले भने हजुर। उनले भनिन् मैले तिम्रो चिठी पाए, ओ प्रभु। मैले भने तिमीले पायो? उनले भनिन् अह हो। र उनी हिँडि नै रहिन् र कुनै अर्को शब्द बोलिनन्। मैले मनमा सोचे ओ केटी, केही त बोल, या त मलाई यहाँबाट भगाइदेऊ, वा तिमीले के सोचेको छौ त्यो मलाई केही त भन। र मैले भने के तिमीले त्यो पढ्यौ? उनले भने ओहो, तपाईँलाई थाहा छ कसरी एउटा केटीले कुरा रहस्यमा राख्न सक्छ। मेरो मतलब त्यो तरिकामा होइन जस्तो मैले अहिले भनेको छु, तर तपाईँ देख्नुहुन्छ, देख्नुभयो, तर तपाईँलाई थाहा छ केही तरिकामा। मैले सोचे तिमी किन मलाई केही कुरा भन्दैनौ, बुझ्नुभयो? र म अगाडि गई नै रहे। मैले भने के तिमीले त्यो पुरै पढ्यौ? र उनी त्यसै बेला हामी लगभग ढोकामै पुगिसकेका थियौं। र मैले सोचे केटा, त्यहाँ दैलोसम्म नजा, किनकि म त्यहाँ पुगेसिन अप्ठ्यारोमा हुन्छ, राम्रो यही हुन्छ कि यहीँनिर उसको कुरा सुन। र उनले भनिन् म विवाह गर्न धेरै चाहन्छु। उनले भनिन् म तिमीलाई प्रेम गर्छु, परमेश्वरले उसको प्राणलाई आशिष दिनुभएको होस्, उनी अहिले महिमामा छिन्। उनले भनिन् म तिमीलाई प्रेम गर्छु, भनिन् मलाई लाग्छ हामीले हाम्रा अभिभावकहरूलाई यो कुरा भन्नुपर्छ, के तिमीलाई यस्तो लाग्दैन? र मैले भने प्रिय सुन, यो कामलाई हामी आधा आधा गरौं। मैले भने यदि तिमीले तिम्रो आमालाई भन्यौ भने म तिम्रो बाबालाई भन्नेछु। मैले यो कामलाई सुरु गर्नलाई यो कामको सबैभन्दा कठिन भाग मैले चाहिँ उसलाई गर्नलाई भनिदिए। उनले भनिन्, त्यो त ठिक छ, तर यदि तिमीले बाबालाई पहिले भन्यौ भने म गर्नेछु। मैले भने ठिक छ, म उहाँलाई आइतबार राति भन्नेछु। र आइतबारको रात आयो, मैले उसलाई मण्डलीबाट घर ल्याए र मैले उनले मलाई हेरिरहन् र मैले हेरे 9:30 बजिसकेको थियो र मैले आफ्नो काम सुरु गर्नुपर्ने भइसकेको थियो र चार्ली आफ्नो कुर्सीमा बसिरहनु भएको थियो केही कुरा टाइपिङ गर्दै र श्रीमती ब्रुम्बाग त्यहाँ कुनामा केही डोरी बुन्ने काम गरिरहनु भएको थियो। तपाईँलाई थाहा छ ती साना कुरा जुन बुनेर तपाईँले केही कुराहरू राख्नुहुन्छ, तपाईँलाई थाहा छ त्यसलाई तपाईँहरूले के भन्नुहुन्छ मलाई ठ्याक्कै थाहा छैन। त्यसैले उहाँले त्यस्ता केही कामहरू गर्दै हुनुहुन्थ्यो र होपले चाहिँ मलाई हेरि नै रहिन्, मुख खुम्च्याएर बाबातर्फ जानलाई मलाई इसारा गरि नै रहिन्, तपाईँलाई थाहा छ। र म ओ प्रभु, मैले सोचे के हुन्छ यदि उहाँले नाइ भन्नुभयो भने। त्यसैले म ढोकातिर गएँ, मैले भने मलाई लाग्छ म अब जाँदा नै राम्रो होला। र म ढोकातिर गएँ र उनी पनि मसँगै ढोकासम्म आइन्। उनी सधैँ ढोकासम्म आउँथिन् र मलाई शुभरात्री भन्थिन्। त्यसैले म ढोकातिर गएँ र उनले भनिन्, के तिमी उहाँलाई भन्दैनौ? र मैले भने हँ। मैले भने म पक्कै गर्ने कोसिस गर्दै थिएँ तर मलाई थाहै छैन कसरी म त्यो गर्ने होला। र उनले भनिन्, म फर्केर जान्छु अनि तिमीले उहाँलाई बोलाउन त। र त्यसैले उनी फर्केर गइन् र मलाई त्यही एक्लै छोडिदिन्। र मैले भने, चार्ली उहाँ फर्कनु भयो र भन्नुभयो अँ बिल। मैले भने, के म तपाईँसँग मात्र एक मिनट बोल्न सक्छु? उहाँले भन्नुभयो हुन्छ नि। उहाँ आफ्नो मेचबाट फर्कनुभयो, श्रीमती ब्रुम्बाकले उहाँलाई हेर्नुभयो, होपलाई पनि हेर्नुभयो र मलाई पनि हेर्नुभयो। र मैले भने, के तपाईँ बाहिर दैलोमा आउनुहुन्छ? र उहाँले भन्नुभयो हुन्छ म बाहिर आउँछु। त्यसैले उहाँ बाहिर दैलोमा आउनुभयो। मैले भने, आज कति राम्रो रात छ है? उहाँले भन्नुभयो अँ हो। मैले भने, एकदम न्यानो छ। उहाँले भन्नुभयो अँ न्यानो छ। उहाँले मलाई हेर्नुभयो। मैले भने, म एकदम धेरै मेहनत गरिरहेको छु। मैले भने, तपाईँलाई थाहा छ मेरो हातमा समेत साह्रो साह्रो भइसकेको छ। उहाँले भन्नुभयो, तिमीले उसलाई आफ्नो बनाउन सक्छौ बिल। मैले सोचे ओ यो त राम्रो भयो। मैले भने, के तपाईँले साँच्चै नै यो भन्नुभएको चार्ली? उहाँले भन्नुभयो। मैले भने, चार्ली हेर्नुहोस्, मलाई थाहा छ कि उनी तपाईँकी छोरी हुन् र तपाईँसँग पैसा छ र उहाँ आउनुभयो र मेरो हात थाम्नुभयो। उहाँले भन्नुभयो, सुन बिल, मानिसको जीवनमा पैसा नै सबै कुरा होइन। उहाँले भन्नुभयो। मैले भने, चार्ली मैले मात्र घण्टामा 20 सेन्ट्स कमाउँछु तर म उनलाई माया गर्छु र उनी पनि मलाई माया गर्छिन् र म तपाईँलाई बाचा गर्छु कि म यो जतिकै हुने गरी मेहनत गर्नेछु। मेरो हातको संवेदनाहीन लगाएर पनि म उसलाई पाल्नेछु। म ऊप्रति मैले सक्नेसम्मको साँचो रहनेछु। उहाँले भन्नुभयो, म त्यो विश्वास गर्छु बिल। उहाँले भन्नुभयो, सुन बिल, म तिमीलाई केही भन्न चाहन्छु। भन्नुभयो, तिमीलाई खुसी के हो थाहा छ, खुसी हुनको लागि पैसा नै नखोज। भन्नुभयो, केवल ऊ प्रति असल बनिदेऊ र म जान्दछु कि तिमी त्यो हुनेछौ। मैले भने, धन्यवाद चार्ली, म निश्चय नै गर्नेछु। त्यसपछि आमालाई भन्ने पालो उसको थियो तर थाहा छैन उसले कसरी गर्न सक्यो त्यो, तर हामीले विवाह गर्यौं। त्यसैले जब हाम्रो विवाह भयो हामीसँग केही पनि थिएन, घर चलाउनलाई केही पनि थिएन। मलाई लाग्छ हामीसँग मात्र $2 वा $3 थियो। त्यसैले हामीले एउटा घर भाडामा लियौं, त्यो हामीलाई महिनाको $4 लाग्थ्यो। त्यो एउटा सानो पुरानो 2 कोठाको ठाउँ थियो र कसैले हामीलाई पुरानो फोल्डिङवाला पलङ दिएका थिए। म सोच्छु कि यदि कसैले कहिल्यै त्यस्तो फोल्डिङवाला पलङ देखेका पनि छन् या छैनन्, र तिनीहरूले त्यो हामीलाई दिएका थिए। र म तल त्यहाँ सियर्स र रोबक्समा गए र 4 कुर्सी सँगै सानो टेबल ल्याए। त्यसमा रङ लगाएको थिएन र तपाईँलाई थाहा छ हामीले त्यो ठिक समयमा पाएका थियौं। र त्यसैले म श्रीमान वेबर कहाँ गए, जुन एउटा कवाड खाना थियो र एउटा पकाउने चुलो ल्याए। मैले त्यसलाई 75 सेन्ट तिरे र $1 चाहिँ त्योसँग चाहिने जाली ल्याए र हामीले त्यसैले गृह व्यवस्था गर्यौं। र मलाई याद छ कि मैले यो रङ किनेर आफैले त्यो कुर्सीलाई रङ्ग्याएको थिएँ र ऊ तैपनि हामी खुसी थियौं। हामी एक अर्काको लागि त्यहाँ साथ थियौं र यही नै काफी थियो। र परमेश्वरको कृपा र भलाइले गर्दा हामी यस पृथ्वीको सबैभन्दा खुसी र सानो जोडी थियौं। मैले यो पाएको छु कि खुसी भन्नाले यो संसारको कति धन तपाईँले कमाउनु भएको छ त्यसमा भर पर्दैन, तर तपाईँले पाएको भागमा तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ त्यसमा भर पर्छ। र केही समयपछि परमेश्वर तल आउनुभयो र हाम्रो सानो परिवारलाई आशिष दिनुभयो। हाम्रो एउटा सानो बच्चा भयो, उसको नाउँ बिली पल हो, जो ठिक अहिले यहाँ सेवामा नै छ। र त्यस पश्चात लगभग 11 महिनापछि उहाँले हामीलाई फेरि आशिष दिनुभयो, एउटा सानी केटी जसलाई स्यारोन रोज भनिन्छ, जुन चाहिँ स्यारोनको रोज भन्ने शब्दबाट लिइएको थियो। र मलाई याद छ एक दिन मैले मेरो पैसा बचाएको थिएँ र म एउटा सानो छुट्टी लिन जाँदै थिएँ, एउटा ठाउँसम्म जाँदै थिएँ जुन पपताल भनिन्छ, माछा मार्नलाई जाँदै थिएँ। र सड़कमा जाँदै गर्दा र यो समयको बेलामा म प्रभुको सेवकाईमा परिवर्तन भएको थिएँ, सेवकाई छोडेर जाँदै थिएँ, म परिवर्तन भएको थिएँ। र डाक्टर रोय डेभिसले मिशनरी ब्याप्टिस्ट चर्चमा एउटा सेवकको रूपमा नियुक्त गर्नुभएको थियो र त्यही मण्डली थियो जुनमा मैले जेफरसनमा अहिले पनि प्रचार गर्ने गर्छु। र मैले एउटा सानो मण्डलीमा पास्टरको काम गरेको थिएँ र मसँग पैसा नै थिएन। मैले 17 वर्षसम्म त्यस मण्डलीमा पास्टरी गरे र कहिल्यै पनि त्यहाँबाट एक पैसा पनि लिइन। मैले लिनेमा विश्वास गर्दिन थिए र त्यहाँ त भेटिदानको भाडासम्म पनि थिएन। र काम गरे बापत जुन दशमसा हुन्थ्यो त्यही भवन पछाडि राखिएको एउटा डिब्बामा जम्मा गरिन्थ्यो। त्यसमा यस्तो लेखिएको हुन्थ्यो, तिमीहरू यी मेरा भाइहरू मध्ये सबैभन्दा सानामा एकजनालाई जे जति गर्यो यो तिमीहरूले मलाई नै गर्यो। र त्यसरी नै मण्डलीलाई तिरिन्थ्यो र हामीसँग 10 वर्षको ऋण तिर्नलाई बाँकी थियो र त्यो पनि 2 वर्ष भन्दा कम मात्रै तिरिएको थियो र मैले कुनै पनि किसिमको भेटिदान त्यहाँबाट लिएन। र त्यसपछि मसँग त्यो केही बचाएको डलर थियो छुट्टीको लागि। उनले पनि काम गर्थिन् त्यो फोइन सर्ट फ्याक्ट्रीमा, एकदम प्यारी प्रिय केटी थिइन् र उसको चियान सम्भवतः हिउँले भरेको होला आज, तर उनी अझै पनि मेरो हृदयमा छिन्। र म याद गर्छु कि मेरो निम्ति छुट्टीमा त्यो तालमा माछा मार्न जान पैसाले सहायता गर्नको निम्ति प्रशस्त पैसा बनाउन उनले अति परिश्रम गर्ने गर्थिन्। र जब म तालबाट फर्केर घर आउँथे मैले देख्न थाले कि त्यहाँ मिसवाका र साउथ बेन्डमा आउँदा मैले ती कारहरूमा देख्न थाले र ध्यान दिन थाले जसमा पछाडिपट्टि लेखिएको थियो यसु मात्रै, र मैले सोच्ने गर्थे त्यो अनौठो सुनिन्थ्यो यसु मात्रै। र मैले ती लेखिएको चिन्हहरूलाई ध्यान दिन थाले र त्यो सबैमा थियो, साइकल, फोर्ड गाडीमा, क्याडिलाकमा र धेरैमा थियो यसु मात्रै लेखिएको। र मैले ती मध्ये केहीलाई पछ्याए र तिनीहरू महाठूलो मण्डलीमा आउने गर्थे र मैले पछि पत्तो पाए कि तिनीहरू पेन्टिकोस्टल थिए। मैले पेन्टिकोस्टलको बारेमा सुनेको थिएँ, तर तिनीहरू एक प्रकारको पवित्र भनाउँदो जो भुइँमा लड्ने र व्यर्थका कुरा कराउने झुण्ड पनि सुनेको थिए, सबै कुरा जुन तिनीहरूले मलाई यस विषयमा सुनाएका थिए, त्यसैले मेरो तिनीहरूसँग केही लेना देना थिएन। त्यसैले तिनीहरू सबै जाँदैछन् भने मैले सुनिरहेको थिएँ र मैले सोचे कि विश्वास गरेर म पनि त्यहाँ भित्र जान्छु। त्यसैले मैले मेरो पुरानो फोर्ड गाडी रोके अनि त्यहाँ भित्र गए र मैले ती गीतहरू बजिरहेको सुने जुन मैले जीवनमा कहिल्यै सुनेको थिइन। र त्यसपछि मैले पत्तो पाएँ कि त्यहाँ 2 त्यस्तो ठूलो मण्डलीहरू थिए, ती मध्ये एउटालाई जेसी को पीए भनिन्थ्यो र अर्को चाहिँ डब्लू को पीए भनिन्थ्यो। तपाईँहरू मध्ये धेरैलाई सम्झना छ होला ती पुराना, मलाई लाग्छ तिनीहरूलाई अहिले युनाइटेड भनिन्छ होला, जुन युनाइटेड पेन्टिकोस्टल चर्च भनिन्छ। र मैले तिनीहरू मध्येका केही शिक्षकहरूले सिकाएका कुरा सुने र तिनीहरू त्यहाँ उभिएका थिए, ओ तिनीहरूले येशूको बारेमा सिकाएका थिए र उहाँ कति महान हुनुहुन्छ भनी सिकाएका थिए र ती सबै कुराहरू कति महान थिए र पवित्र आत्माको बप्तिस्माको विषयमा सिकेका थिए। र मैले सोचे तिनीहरूले के को बारेमा भनिरहेका छन्। र केही समयपछि कोही उफ्रिन थाल्यो र अन्य भाषामा बोल्न थाल्यो र मैले त्यस्तो कुरा मेरो जीवनभरि कहिल्यै सुनेकै थिइन। र यहाँनिर एउटा महिला सक्नेसम्म बलले दगुरेर आइन्। त्यसपछि सबैजना उठे अनि सबैजना दौडिन सुरु गरे र मैले सोचे, ओ भाइ, तिनीहरूसँग कुनै मण्डलीको मर्यादा नै छैन, चिच्याएको छ र कराएको छ र त्यसै गरेका छन्। मैले सोचे यो कस्तो झुन्डो हो, तर तपाईँलाई थाहा छ त्यसको विषयमा जति लामो समय म त्यहाँ बसे त्यति नै त्यो राम्रो लाग्न थाल्यो। त्यहाँ कुनै कुरा यस्तो देखिन्थ्यो जुन वास्तवमै राम्रो थियो र मैले तिनीहरूलाई हेर्न थाले र त्यो चलि नै रह्यो। मैले सोचे म तिनीहरूसँगै एकछिन बस्छु किनकि म ढोकाको नजिकै थिएँ। यदि केही साँच्चै नै भागदौड सुरु गर्यो भने म ढोकाबाट बाहिर भाग्छु। मलाई थाहा छ कहाँ मेरो कार सुरु हुन्छ, त्यो ठिक कुनाको वरपर छ। र मैले केही प्रचारकहरूको प्रचार सुन्न थाले। तिनीहरू साँच्चै नै बुद्धिजीवी र विद्यार्थीहरू थिए। मैले सोचे त्यो राम्रै हो र त्यो अब रातिको खाना खाने समयमा आयो र तिनीहरूले भने सबैजना रातिको खाना खान आउनुहोला। तर मैले सोचे एकछिन मसँग $1.75 छ घर जानलाई र म त्यही नै मेरो गाडीको लागि तेलको पैसा थियो, केवल त्यो घर लानको लागि लिएको थियो। र मसँग मेरो पुरानो फोर्ड गाडी थियो, त्यो ठिकठाक राम्रो पुरानो फोर्ड गाडी थियो, त्यो नराम्रो थिएन, त्यो ठ्याक्कै अहिले बाहिर भएको जस्तै गाडी थियो तर त्यसको हालत खराब थियो। र यो म विश्वास गर्छु कि त्यो फोर्ड गाडी 30 मिल प्रति घण्टा गुड्ने गर्थ्यो अनि पक्कै पनि त्यो यो बाटो आउँदा 15 मिल र त्यो बाटो जाँदा 15 मिल थियो। बुझ्नुभयो, दुईटालाई जोड्नुहोस् त 30 हुन्छ। र त्यसैले यो मैले सोचे त्यो रात म कहीँ बाहिर जान्छु सोचे र केही समयपछि र म रातको सेवाको लागि बसे र उहाँले घोषणा गर्नुभयो कि कोही पनि प्रचारक जो कुनै पनि मण्डलीमा सम्बन्धित हुनुहुन्छ त्यहाँ मञ्चमा आउनलाई भने र त्यहाँ हामी लगभग 200 जना जस्तो माथि मञ्चमा थियौं, म पनि माथि गए। र त्यसैले उहाँले भन्नुभयो अब हामीसँग तपाईँहरू सबैलाई प्रचार गर्न दिन पर्याप्त समय छैन। उहाँले भन्नुभयो केवल तपाईँ माथि आउनुहोला र तपाईँ को हुनुहुन्छ र कहाँबाट आउनुभयो भनी परिचय दिनुहोला। र मेरो समय आयो, मैले भने विलियम ब्रानम ब्याप्टिस्ट जेफरसनभिल इन्डियाना र त्यहाँबाट हिँडे। मैले बाँकी रहेका सबैले पेन्टिकोस्टल 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 डब्लु बाटोको पीए जेसीको पीए पीए डब्लु पी भनेको मात्र सुने। म त्यहाँबाट हिँडे। मैले सोचे सबैभन्दा भद्दा बच्चा हाँस त म नै होला, त्यसैले म त्यहाँ बसे र पर्खिरहे। र त्यो दिन तिनीहरूको राम्रा र जवान प्रचारकहरू थिए र तिनीहरूले शक्तिशाली रूपमा प्रचार गरेका थिए। र तब तिनीहरूले भने जसले आज राति सन्देश लिएर आउँदै हुनुहुन्छ म विश्वास गर्छु कि तिनीहरूले त्यस व्यक्तिलाई एल्डर भनी बोलाएका थिए र तिनीहरूले सेवकलाई रेभरेन्डको सट्टामा एल्डर भनेका थिए। र तिनीहरूले त्यहाँ एउटा बुढो कालो व्यक्तिलाई त्यहाँ ल्याएका थिए र त्यस व्यक्तिको यस्तै खालको एउटा पुरानो शैलीको प्रचारकहरूले लाउने कोट थियो। मलाई लाग्दैन कि तपाईँले त्यो खालको कोट कहिले पहिला देखेको छ। पछाडिपट्टि लामो परेवाको पुच्छर जस्तो, तपाईँलाई थाहा छ, एउटा मलमलको कलर भएको र उसको शिरको चारैतिर थोरै सेतो कपाल थियो। बिचरा बुढो मित्र, ऊ यसरी बाहिर आयो तपाईँलाई थाहा छ र ऊ त्यहाँ उभियो र वरपर फर्किन थाल्यो र जहाँ सबै प्रचारकहरूले येशु र उहाँको महानताको बारेमा प्रचार गरिरहेका थिए, उहाँ कति महान हुनुहुन्छ र त्यसरी प्रचार गर्दै थिए, त्यो बुढो व्यक्तिले अयुबको पुस्तकबाट मूल पाठ लिएका थिए। त कहाँ थिएस जब मैले संसारको जग बसालेको थिए, जब बिहानीका ताराहरूले गीत गाएका थिए र परमेश्वरका छोराहरूले आनन्दले कराएका थिए। र गरीब बुढो व्यक्ति, मैले सोचे किन तिनीहरूले ती केही जवान प्रचारकहरूलाई प्रचार गर्नलाई नल्याएको होला। त्यो ठाउँ पूरै मानिसले भरिएको र जमेर बसेको थियो र मैले सोचे कि तिनीहरूले किन त्यसो गर्दैनन्। त्यसैले त्यो बुढो व्यक्तिले यस पृथ्वीमा के भइरहेको छ त्यो प्रचार गर्नको साटो स्वर्गमा के भइरहेको छ त्यो कुरा हरेक समय प्रचार गर्न थाल्यो। र उसले संसारको उत्पत्तितिर समयको सुरुभन्दा अगाडितिर लान सुरु गर्यो र उसलाई फर्काएर तल दोस्रो आगमनको आकाशवृत्त समान्तरको इन्द्रयणीमा ल्यायो, किन मैले कहिल्यै त्यस्तो प्रचार मेरो जीवनभर सुनेको थिइन। र लगभग त्यही समयमा उसलाई आत्माले आन्यो र ऊ त्यति माथि जति उफ्रियो र आफ्नो खुट्टाको पैताला बजार्यो, आफ्नो कुम पछाडिपट्टि फाल्यो र त्यो मञ्चमा घुँडा टेकेर भन्यो, मैले यहाँ प्रचार गर्नको लागि तिमीहरूसँग यहाँ प्रशस्त कोठा नै छैन र हेर्नुहोस् यहाँ अहिले जति जग्गा छ त्यो भन्दा धेरै ठाउँ त्यहाँ थियो। मैले सोचे यदि पवित्र आत्माको स्पर्शले त्यो बुढो व्यक्ति यति उफ्रिने कराउने गर्छ भने मेरो हालत त झन् के हुन्छ होला यदि आत्मा ममा आयो भने। मैले सोचे मलाई पनि यस प्रकारको अनुभवको जरुरत छ, किन त्यो व्यक्ति त्यहाँ मञ्चमा आउँदा उसको लागि मलाई दुःख लागेको थियो तर जब ऊ त्यहाँबाट छोडेर गयो तब मलाई आफ्नै लागि दुःख र अफसोस लाग्यो र मैले ऊ त्यहाँबाट गइरहेको हेरे। म त्यस राति बाहिर गए र मैले सोचे अब अर्को बिहान म कसैलाई म कहाँबाट आए र को हुँ भनी चिनाउने छुइनँ, त्यसैले म गए र त्यो रातमा त्यही पतलुङमै सुत्नु पर्यो। मैले म त्यहाँ बाहिर मकै बारीमा सुत्नको लागि गए र आफ्नो लागि खानको निम्ति केही सुक्खा रोटी ल्याए। मैले त्यो सबै एउटा निकेलमा किनेर ल्याए। त्यहाँ तल पानीको एउटा नाली थियो, मैले त्यहाँबाट केही पानी पाए। त्यसैले मलाई थाहा थियो कि त्यसले म केही बेरको लागिसम्म मात्रै रहन सक्छु। त्यसैले मैले आफ्नो लागि केही पानी ल्याए र त्यो पिए र त्यसपछि गएर रोटी खाए र फेरि फर्केर आए अनि अर्कोचोटि पानी पिए र बाहिर मकै बारीमा गए। त्यसपछि गाडीको दुईटा सिट लिए अनि मेरो सानो पतलुङ त्यहाँ बिछ्याए, त्यसलाई सिटमा राखे र त्यो रात मैले लगभग रातको धेरै समय प्रार्थना नै गरिरहे। मैले भने, प्रभु म यो केमा आए? मैले आफ्नो जीवनभरि कहिल्यै यस्तो धार्मिक मानिसहरू देखेको थिइन र मैले भने यो सबै के हो भने बुझ्नलाई मलाई सहायता गर्नुहोस्। र दोस्रो बिहानीमा म त्यहाँ गए। हामीलाई बिहानीको खाजा खान निमन्त्रणा गरिएको थियो। अवश्य पनि म तिनीहरूसँग खानलाई त्यहाँ आउँदिन थिए किनभने मसँग भेटीदान दिनलाई केही पनि थिएन र म फर्केर गए। र त्यसैले दोस्रो बिहान जब म त्यहाँ पुगे मैले केही मेरो रोटी त खाएकै थिए र त्यहाँ बसे र तिनीहरूसँग माइक्रोफोन थियो र मैले त्यो भन्दा अगाडि माइक्रोफोन कहिल्यै देखेको थिइन र म त्यो कुरा देखेर डराएको थिएँ। त्यसैले तिनीहरू र त्यसमा एउटा सानो तार त्यहाँ झुन्डिएको थियो र त्यो तल झुन्डिएको थियो। एकजनाले त्यो माइक लियो र उसले भन्यो, गत राति यहाँ मञ्चमा त्यहाँ एउटा जवान ब्याप्टिस्ट प्रचारक थियो। मैले सोचे, ओहो, अब चाहिँ मलाई यहाँ हुन सजिलो हुन्छ। र उसले भन्यो, उहाँ नै यो मञ्चमा सबैभन्दा जवान प्रचारक हुनुहुन्थ्यो। उसको नाउँ चाहिँ ब्रनाम हो। के कसैलाई उहाँको बारेमा केही थाहा छ? उहाँलाई यहाँ आउनलाई भनिदिनु होला। हामी आज बिहानीको सन्देश उहाँले ल्याएको चाहन्छौ। ओ प्रभु, मैले एउटा सानो टी सर्ट लगाएको थिएँ, एउटा पतलुङ लगाएको थिएँ। तपाईँलाई थाहा छ र तपाईँलाई थाहा छ कि हामी ब्याप्टिस्टहरूले यो विश्वास गर्छौं कि पुल्पिटमा जानको लागि हामीले सुट लगाएको हुनुपर्छ। त्यसैले र म एकदम स्थिर चुपचाप बसे र त्यतिन्जेल तिनीहरूको अन्तर्राष्ट्रिय सभा उत्तरी भागमा भएको थियो किनकि यदि त्यो दक्षिणमा भएको भए काला मानिसहरू त्यो भाग लिन आउन पाउँदैन थिए र त्यहाँ तिनीहरूकोमा कालाहरू थिए र म चाहिँ दक्षिणको निवासी थिए। मेरो कलरमा अझै पनि कलफ बाँकी थियो। मैले सोचे म अरूभन्दा राम्रो त्यसैले ठानिएको होला। तपाईँले देख्नुभयो र त्यो बिहानमा ठिक मेरो तलपट्टि एउटा कालो व्यक्ति बसेको थियो। त्यसैले म बसे र ऊतर्फ हेरे। मैले सोचे ऊ मेरो एउटा इसाई भाइ हो। र फेरि पनि एकपटक घोषणा भयो, के कसैले भन्न सक्नुहुन्छ कि विलियम ब्रनाम कहाँ हुनुहुन्छ? म कुर्सीमा कुनै यस प्रकारले झुके र दोस्रो पल्ट उसले फेरि भन्यो, त्यो सानो माइक तानेर उसले भन्यो, बाहिर कोही हुनुहुन्छ जसलाई विलियम ब्रनाम कहाँ हुनुहुन्छ भन्ने थाहा छ? उहाँलाई भनिदिनुहोस् कि हामी उहाँलाई यहाँ मञ्चमा भएको चाहन्छौ यस बिहानीको सन्देशको निम्ति। उहाँ दक्षिणी इन्डियानाको एउटा ब्याप्टिस्ट प्रचारक हुनुहुन्छ। तपाईँलाई थाहा छ म त्यहाँ चुपचाप बसिरहे र तल लुकेर बसे। यसै पनि त्यहाँ मलाई कसैले चिन्दैन थिए। त्यो अश्वेत केटाले मतिर हेर्यो र भन्यो, तपाईँलाई थाहा छ उहाँ कहाँ हुनुहुन्छ? मैले सोचे मैले कि त झुट बोल्नुपर्छ या त केही गर्नुपर्छ। त्यसैले मैले भने, एकछिन यहाँ बस्नुहोस्। उसले भन्यो, हुन्छ श्रीमान। मैले भने, म तपाईँलाई केही भन्न चाहन्छु। मैले भने, म नै हुँ। उसले भन्यो, ए जाउँ माथि त्यहाँ। र मैले भने, होइन म जान सक्दिनँ, हेर्नुहोस् त। मैले भने, मैले यो पुरानो पतलुङ र यो सानो टी सर्ट लगाएको छु। मैले भने, म त्यहाँ माथि जान सक्दिनँ। उसले भन्यो, ती मानिसहरूले तपाईँले कस्तो लुगा लाउनुभयो त्यसलाई वास्ता गर्दैनन्, त्यहाँ माथि जानुहोस्। मैले भने, होइन होइन। मैले भने, चुपचाप बस्नुहोस्, अहिले केही कुरा नभन्नुहोस्। र तिनीहरू एक मिनट पछि फोनमा फर्केर आए अनि फेरि भने, कसैलाई थाहा भयो कहाँ छ विलियम ब्रनम? उसले भन्यो, उहाँ यहाँ हुनुहुन्छ, उहाँ यहाँ हुनुहुन्छ, यहाँ छ। ओ प्रभु, तपाईँलाई थाहा छ म त्यहाँ माथि त्यही सानो टी सर्ट लगाएर गए र यहाँ म। उहाँले भन्नुभयो, यहाँ माथि आउनुहोस् महोदय ब्रनम, तपाईँले सन्देश ल्याएको हामी चाहन्छौ। ओ प्रभु, ती सबै प्रचारकहरूकै अगाडि र ती सबै मानिसहरूकै अगाडि र म आत्तिन थाले। मेरो अनुहार रातो हुन थाल्यो र मेरो कानहरू तात्तिन थाल्यो र म आत्तिन थाले। त्यो पतलुङ र टी सर्टमा एउटा ब्याप्टिस्ट प्रचारक माइक्रोफोन अगाडि जाँदैछ, त्यस्तो अवस्था कहिल्यै देखेकै थिएन, तपाईँ देख्नुहुन्छ। र म त्यहाँ माथि खडा भए। मैले भने, मलाई यो बारेमा थाहा नै थिएन, म गडबडाइरहेको थिएँ, साँच्चै नै अतालिएको थिए, तपाईँलाई थाहा छ। र मैले यहाँ लुका स्वर पाएँ। मैले सोचे र अब, र म विषयतिर जान थाले र उसले नरकतिर आफ्नो नजर उठाएर हेर्यो र कराउन थाल्यो र मैले त्यो पाए, त्यसैले मैले प्रचार गर्न सुरु गरे। तपाईँलाई थाहा छ, र म प्रचार गर्दै गए र मलाई बिस्तारै बिस्तारै राम्रो लाग्न थाल्यो। र मैले भने, धनी मानिस नरकमा थियो र ऊ करायो। त्यो सानो तीन शब्द थियो, त्यो जस्तै मेरो धेरै प्रवचनहरू पनि थियो। तिमी यो विश्वास गर्छौ र चट्टानलाई भन, र तपाईँले सुन्नुभएको छ मैले यी प्रचार गरेको, र मैले त्यो प्रचारे र तब धनी मान्छे करायो। र मैले भने, त्यहाँ कुनै बालक छैन, वास्तवमै नरकमा कुनै बाल बालिका छैन। तब ऊ रोयो करायो। मैले भने, त्यहाँ कुनै फूल थिएन, तब ऊ रोयो करायो। त्यहाँ कुनै परमेश्वर थिएन, तब ऊ रोयो करायो। त्यहाँ कुनै ख्रिस्ट थिएन, तब ऊ रोयो करायो। त्यसपछि म कराए, र तब कुनै अदृश्य शक्तिले म भरिए, प्रभु ओ प्रभु। त्यसपछि के भयो मलाई थाहा भएन। जब म होसमा भए र आफूलाई हेरे, म त बाहिर उभिरहेको रहेछु। ती मानिसहरू त्यहाँ कराउँदै र चिच्याउँदै र रुँदै थिए, र म हामी सबै एकदम अनौठो माहौलमा थियौं। जब म त्यहाँ बाहिर थिए, त्यहाँ एउटा सज्जन हिँड्दै मनिर आए, जसले टेक्सासको ठूलो टोपी लगाएका थिए, ठूलो जुत्ता लगाएको थियो। उहाँ म कहाँ आउनुभयो र भन्नुभयो, म एल्डर योयो हुँ, प्रचारक हुनुहुन्थ्यो। एउटा काउबोयको टोपी, काउबोयको जुत्ताको भेषभूषामा एउटा प्रचारक थियो। मैले सोचे, अँ त्यसो हो भने मेरो पतलुङ त त्यति नराम्रो त होइन रहेछ। उहाँले भन्नुभयो, म चाहन्छु कि तपाईँ तल टेक्सासमा आउनुहोस् र वचन सुनाएर जागृति जगाउनुहोस्। अहँ एकछिन रोक्नुहोस् श्रीमान, म तपाईँको प्रस्ताव टिपोर्ट गर्छु। र मैले उहाँको प्रस्ताव लेखे। यहाँ अर्को सज्जन आउनुभयो, जो एक प्रकारको गल्फ खेल्दाको वेशभूषामा थियो। तपाईँ थाहा गर्नुहोस् कि जहाँ तिनीहरूले गल्फ खेल्दा एउटा छोटोवाला प्यान्ट लगाउँछन्। उहाँले भन्नुभयो, म एल्डर योयो हुँ, मायामीबाट। मैले सोचे, ओ हुन सक्छ लुगा लगाएको यो कुराहरूसँग खासै सम्बन्ध हुँदैन होला। मैले त्यसलाई हेरे र सोचे, ठिकै छ। त्यसैले म यी कुराहरू अनुभवसँगै म घर पुगे। श्रीमतीले मलाई भेटिन्। उनले भने, किन तिमी यति खुसी जस्तो देखिन्छौ बिल्ली? मैले भने, ओ मैले सर्वोत्तम इसाई व्यक्तिहरूसँग भेटेर आएको छु। तिमीले देखे मध्येको अहिलेसम्मकै सर्वश्रेष्ठ हुन्। तिनीहरू आफ्नो धर्मदेखि लजाउँदैनन्। र मैले उनलाई ती सबै कुराको बारेमा भने, र मैले भने, र यहाँ हेर प्रिय, तिनै मानिसहरूबाटको निमन्त्रणाको लाम लागेको छ। उनले भने, तिनीहरू पवित्र भनाउँदाहरू त होइनन् नि। र मैले भने, मलाई थाहा छैन तिनीहरू कस्ता खालका भनाउँदाहरू हुन्, तर तिनीहरूसँग केही छन् जुन मलाई आवश्यक छ, बुझौ। मैले भने, त्यो एउटा कुरामा म निश्चित छु। मैले भने, मैले बुढो मान्छे जो 90 वर्षको उमेरको छ, ऊ फेरि जवान भएको देखेको छु। मैले भने, मैले कहिल्यै त्यस्तो प्रचार मेरो जीवनमा सुनेको छुइनँ। मैले कहिल्यै पनि कुनै ब्याप्टिस्टले त्यसरी प्रचार गरेको देखेको छैन। मैले भने, तिनीहरू तबसम्म प्रचार गर्छन् जबसम्म तिनीहरूको सास बाहिर आउँदैन, र तिनीहरूको आफ्नो घुँडा भुइँमा टेक्छन् र फेरि उठ्छन् र आफ्नो सास फेर्छन्। तिमीले तिनीहरूले प्रचार गरेको दुई घर पछाडिसम्म सुन्न सक्छौ, र प्रचार गरि नै रहेका हुन्छन्। र मैले भने, मैले मेरो जीवनमा त्यस्तो कहिल्यै सुनेको छुइन। र मैले भने, तिनीहरू अन्य भाषाहरूमा बोल्छन् र अर्कोले त्यो व्यक्तिले भनेको कुराको अर्थ खोलिदिन्छ। मैले त्यस्तो त मेरो जीवनमा कहिल्यै सुनेको छुइन। मैले भने, तिमी मसँग त्यहाँ जान्छौ? उनले भने, प्रिय, जब म तिमीसँग विवाह भएको छु, म तिमीसँगै रहनेछु जबसम्म मृत्युले हामीलाई छुट्याउँदैन। उनले भने, म जानेछु। उनले भने, हामी अरूलाई भन्नेछौ। मैले भने, अँ तिमीले तिम्रो आमालाई भन, म मेरो आमालाई भन्छु। त्यसैले हामी म गए अनि आमालाई भने। आमाले भन्नुभयो, ए हुन्छ बिल्ली, जे पनि प्रभुले तिमीलाई गर्नुको निम्ति बोलाउनुहुन्छ, जाऊ अनि त्यो गर। र त्यसैले श्रीमती ब्रुम्बाकले मलाई आउनको निम्ति भनी बोलाउनुभयो। म गए। उहाँले भन्नुभयो, यो के हो जुन विषयमा तिमी भनिरहेको छौ? र मैले भने, ओ श्रीमती ब्रुम्बाक, मैले भने, तपाईँहरू सबैले त्यस्ता मानिसहरूलाई कहिल्यै देख्नुभएको छैन। उहाँले भन्नुभयो, चुप लाग। मैले भने, हजुर आमा। मैले भने, म क्षमा चाहन्छु। उहाँले भन्नुभयो, के तिमीलाई थाहा छ तिनीहरू पवित्र विश्वासी बनाउँदाहरूका झुण्ड हुन् भने? मैले भने, होइन म्याम, मलाई त्यो थाहा थिएन। मैले भने, तिनी साँच्चै नै राम्रा मानिसहरू हुन्। उहाँले भन्नुभयो, फेरि त्यही कुरा, तिमीलाई लाग्छ कि तिमी मेरो छोरीलाई ती कुराहरूमा तानेर लान्छौ? भन्नुभयो, हास्यास्पद कुरा गर्छु, तिनीहरू कोही नभएर अरू गिर्जाबाट निकालिएका फोहोरहरू हुन्। उहाँले भन्नुभयो, तिमीले मेरो छोरीलाई ती मानिसहरू जस्तै त्यहाँ लिएर जान पाउँदैनौ। र मैले भने, तर तपाईँलाई थाहा छ श्रीमती ब्रुम्बा, मेरो भित्र हृदयमा मलाई यो अगुवाई भएको छ कि प्रभुले मलाई ती मानिसहरूसँगै जानको निम्ति चाहनु भएको छ। उहाँले भन्नुभयो, तिमी जाऊ र आफ्नो मण्डलीलाई सम्हाल जबसम्म तिनीहरूले तिमीलाई पादरीको निवास स्थान दिन सक्षम हुँदैनन् र जबसम्म तिनीहरूले ठिकठाक मानिसहरू जस्तो व्यवहार गर्न सुरु गर्दैनन्। भन्नुभयो, तिमीले मेरो छोरीलाई त्यसरी त्यहाँ लाने छैनौ। मैले भने, हुन्छ म्याम। म पछाडि फर्किए र त्यहाँबाट हिँडे र होप रुन थालिन्। उनी आइन् र उनले भनिन्, बिल्ली, आमाले जेसुकै भने तापनि म तिमीसँगै साथमा रहनेछु। उसको हृदयलाई परमेश्वरले आशिष दियोस्। र मैले भने, ओ ठिक छ, केही छैन प्रिय। र मैले त्यस कुरालाई यतिकै जान दिए। उहाँले आफ्नो छोरीलाई त्यस प्रकारका मानिसहरूसँग जान दिनु भएन, किनकि त्यो केही नभएर एउटा थोत्रो चिज थियो। र त्यसैले मैले त्यसलाई यतिकै जान दिए। यो नै सबैभन्दा नराम्रो गल्ती थियो जुन मैले मेरो जीवनमा गरेको थिएँ, सबैभन्दा नराम्रो गल्ती थियो। केही समयपछि बालबच्चा भइसकेको केही समयपछिको कुरा हो, र एक दिन हामी त्यहाँ 1947 ठूलो बाढी आयो, त्यहाँ एउटा ठूलो बाढी आयो र हाम्रो त्यो समयमा म गस्तीमा थिएँ र मैले बाढीबाट घरबार डुबेका र बेघर भएका मानिसहरूलाई बचाएर निकाल्न सक्दो प्रयास गरिरहेको थिएँ। र मेरो आफ्नै श्रीमती चाहिँ एकदम बिमार भइन्, उसलाई निमोनिया भएको थियो र तिनीहरूले उसलाई बाहिर ल्याए र नियमित अस्पतालहरू पुरै भरिएको थियो, यति भरिएको थियो कि हामीले उसलाई त्यहाँ राख्न सकेनौ। त्यसैले हामीले उसलाई सरकारी अस्पतालमा लग्यौं जहाँ हाम्रो लागि कोठा खाली थियो। त्यसपछि मलाई बाहिर ग्रस्त क्षेत्रमा बोलाइयो र म सधैँ नदीकै नजिक बसेको थिएँ र डुङ्गा चलाउन जान्दथे। त्यसैले म मानिस कहाँ गएर बाढीबाट तिनीहरूलाई उद्धार गर्थे। र त्यसपछि म एक दिन तिनीहरूले मलाई बोलाएर भने, त्यहाँ चेस्टनट स्ट्रीटमा एउटा घर बगाउने अवस्थामा छ, त्यहाँ भित्र एउटा आमा र केही बालबच्चाहरू फसेका छन्। तिनीहरूले भने, यदि तिमीलाई लाग्छ कि तिम्रो मोटरले चल्ने डुङ्गा त्यहाँ जान सक्छ भने तिनीहरूलाई बचाएर ल्याऊ। मैले भने, हुन्छ, मैले गर्न सक्ने सबै प्रयास गर्नेछु। र म त्यहाँ तुफानी छालमा गए र त्यहाँको बाँध टुटेको रहेछ र त्यो बाँधको बाढीले शहरलाई नै बगाउन लागेको थियो। र मैले आफ्नो पुरै बल लगाएर र गर्न सक्ने सम्मको कोसिस लगाएर अन्तमा त्यो ठाउँसम्म पुगे र म त्यहाँ नजिकै पुगे जहाँ त्यो पुरानो बाँध थियो जहाँबाट पानी झर्दै थियो। र मैले कसैले कराइरहेको सुने र एउटा आमालाई त्यही पोर्चमा रहेको देखे र त्यो घरमा ठूलो ठूलो खम्बा थियो। र म यसरी एउटा ठाउँबाट भएर काफी टाढासम्म पुगे र त्यहाँबाट तेजको साथ जलधारामा घुसे र त्यसलाई चिरेर त्यो पारी कुनै न कुनै तरिकाले म त्यहाँ पुगे। र मैले आफ्नो डुङ्गालाई त्यहाँ रोके अनि खम्बामा डोरीले डुङ्गालाई बाँधे, त्यो पोर्चको खम्बामा बाँधे र म दौडेर गए र आमालाई तानेर त्यहाँ डुङ्गामा ल्याए र 2 वा 3 जना बच्चालाई पनि त्यसरी ल्याए। र मैले मेरो डुङ्गालाई खोले अनि उनीहरूलाई सुरक्षित स्थानतिर ल्याए। म उनीहरूलाई लिएर शहरबाट 1.5 माइल टाढा नदीको किनारसम्म ल्याए र जब म त्यहाँ आइपुगे त्यो महिला बेहोस भइन् र उनी कराउन थालिन्। उनी मेरो बच्चा भनेर चिच्याइरहेकी थिइन् र मैले सोचे उसको मतलब उसले आफ्नो बच्चा घरमा नै छोडेछ। ओ प्रभु, तिनीहरूले उसको ख्याल राख्दै गर्दा म फेरि फर्केर त्यहाँ गए र मैले खोज्नलाई आए या उसले आफ्नो बच्चा कहाँ छ भनेर जान्न खोजेको होला भनी सोचे। त्यहाँ एउटा सानो लगभग 3 वर्षको बच्चा थियो जसलाई बचाइएको थियो, तर मैले उसको पुकार सुन्दा एउटा सानो दुधे बच्चा वा त्यस्तै होला भने मैले सोचेको थिएँ। र त्यसैले म डुङ्गा लिएर फेरि त्यहाँ पुगे र जब मैले डुङ्गा लगे अनि त्यहाँ भित्र पसे, मैले कुनै पनि बच्चा त्यहाँ भेटिन र त्यो खम्बाले थाम्न सकेन र घर बगाएर गयो। र म छिट्टै कुदेर गए अनि मेरो डुङ्गालाई अड्काइरहेको त्यो खम्बाको टुक्राको भागलाई समाते अनि डुङ्गा भित्र पसे र त्यसलाई ताने अनि डोरी फुकाए। र तब मलाई थाहा भयो कि तुफानी जल मुख्य धारामा मेरो डुङ्गा फसेको थियो र त्यो लगभग रातको 11:30 बजेको थियो र वर्षा सहित बरफ तेजले बगेको थियो। मैले डुङ्गालाई चालु गर्नको निम्ति डुङ्गा चालु गर्ने डोरीलाई ताने, तर त्यो चालु भएन। मैले फेरि कोसिस गरे, त्यो चालु भएन र फेरि कोसिस गरे, त्यो चलेन। जति टाढा त्यो पानीको धारामा गयो उति नै मेरो तब आउँथ्यो र म वास्तवमै कडा कोसिस गर्दै थिएँ र मैले सोचे ओ प्रभु यहाँ नै मेरो अन्त्य रहेछ यति नै रहेछ मेरो समय र म अझै पनि कडा कोसिस गर्दै थिएँ र मैले भने प्रभु कृपया मलाई यस्तो मृत्यु मर्न नदिनुहोस् र मैले त्यो तान्थे र फेरि तान्थे र मेरो मनमा विचार आयो कि कसैले मलाई यसो भनिरहेको जस्तो भयो ती थोत्रा मानिसहरूका झुण्डको बारेमा के छ जहाँ त जाँदैनस् नि बुझ्नुभयो मैले मेरो हात फेरि डुङ्गामा राखे र मैले भने परमेश्वर ममा दयालु हुनुहोस् मेरी श्रीमती र मेरो बच्चालाई यो बिमारीको हालतमा यतिकै छोड्न मलाई नदिनुहोस् कृपया दया गर्नुहोस् र मैले केवल त्यसलाई त्यसरी तानी नै रहे र अझै पनि त्यो चालु हुँदैन थियो र मैले त्यो पानीको गर्जन सुन्न सक्थे किनकि केही मिनटमा नै सबै कुरा समाप्त हुनेवाला थियो र मैले भने प्रभु यदि तपाईँले मलाई क्षमा दिनुभयो भने म बाचा गर्छु कि तपाईँको निम्ति म जे पनि गर्नेछु र त्यही डुङ्गामा नै घुँडा टेकेर प्रार्थना गरे र पानीको छिटाले मेरो मुहारमा हानिरहेको थियो मैले भने तपाईँले चाहनु भएको हरेक काम म गर्नेछु र मैले फेरि डुङ्गा चलाउनलाई त्यसको तारलाई ताने त्यो चालु भयो र म मैले खोल्न सक्ने सबै इन्धनलाई त्यहाँ चालु गरे र अन्तत त्यो किनारसम्म आइपुग्यो र मैले त्यो गस्ती ट्रकलाई खोज्न गए र मैले विचार गरे त्यहाँ कोही व्यक्तिहरू थिए जसले भनेका थिए त्यहाँ सरकारी गस्ती थियो केही समय अगाडि त्यो बगाएर लग्यो मेरी श्रीमती र मेरो दुइटै बच्चा त्यसैमा थियो त्यो समय सहर चारैतिर लगभग 15 फिट गहिरो पानी थियो र म आफ्नो बलले भ्याएसम्म त्यो सरकारलाई खोज्न थाले र त्यहाँनिर एकजना मेजर थियो र मैले भने मेजर त्यो अस्पतालको के भयो उहाँले भन्नुभयो अब चिन्तित नहौ त्यहाँभित्र तिम्रो कोही थियो र मैले भने हो मेरो बिमार श्रीमती र दुईटा बच्चा थियो उहाँले भन्नुभयो तिनीहरू सबैलाई निकालिएको छ उहाँले भन्नुभयो तिनीहरू एउटा मालवाहक गाडीमा चार्ल्स टाउनतिर गएका छन् म दौडेर आफ्नो डुङ्गामा गए वा मेरो कारमा गए र मेरो डुङ्गा त्यो पछाडिपट्टि राखे र त्यो ठाउँतिर गए थोरै गएसिन थाहा भयो पानीको बहावले 2 वा 2.5 मिल चौडाइमा जमिन भासिएको थियो र रातैभरि मैले कोसिस गरि नै रहे कतिपयले भन्दै थियो त्यो मालवाहक गाडी त्यो काठले बनेको पुलबाट चिप्लेर बगाएर लग्यो र अन्तिममा मैले आफैलाई एउटा सानो निर्जन टापुमा भेटाए त्यहाँ म 3 दिनसम्म बसे मसँग यो सोच्नलाई प्रशस्त समय थियो कि कतै ती मानिसहरू थोत्रो फोहोर हो या होइन भने मैले सोचि नै रहे कि मेरो श्रीमती कहाँ छिन् भनेर अन्तत केही दिनपछि जब त्यहाँबाट बाहिर आए र मैले उनलाई भेटे उनी त्यहाँ कोलम्बसमा थिइन् इन्डियानाको ब्याप्टिस्टको सभागृहमा जहाँ तिनीहरूले अस्थायी अस्पताल जस्तै बनाएर राखेका थिए बिरामीहरू राखेको कोठामा उनी थिइन् त्यो सानो सरकारी पलङमा र म त्यहाँ जति सक्दो दौडेर गए उसलाई राखेको ठाउँ खोज्ने कोसिस गर्दै थिए कराउँदै होप 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 र मैले हेरे र त्यहाँ उनी थिइन् त्यो पलङमा सुतिरहेकी थिइन् र उसलाई क्षयरोग भइसकेको थियो उसले आफ्नो सानो दुब्लो हात उठाइन् र उनले भनिन् बिल्ली र म उतर्फ दौडे र मैले भने प्रिय होप उनले भनिन् म एकदम दयनीय देखिन्छु नि है मैले भने होइन प्रिय तिमी ठिकै देखिन्छौ लगभग 6 महिनासम्म हामीले उसको लागि हामीसँग भएको सबै कुराले उसलाई बचाउनलाई सबै थोक गर्यौं तर उसको हालत झन बिग्रिँदै गयो एक दिन म गस्तीमा थिएँ र मैले मेरो गाडीको रेडियो बालेको थिएँ र मैले सुने तिनीहरूले यसो भनेको तिनीहरूले त्यहाँ मेरो लागि सूचना दिएका थिए विलियम ब्रनम छिट्टै अस्पताल आउनुहोस् श्रीमती मर्ने स्थितिमा छ मैले गाडीको रातो बत्ती बाले र साइरन बजाएर गाडी निकाले र म अस्पतालमा हतारिँदै जति सक्दो छिटो गए र त्यसपछि म अस्पताल लिएर पुगे र गाडी रोके अस्पतालमा छिर्ने बित्तिकै मैले मेरो एउटा साथी श्याम अडेर देखे जोसँग मैले एकसाथ माछा मार्ने गर्थे ऊ मेरो सानो हुँदा ऊ साथी थियो डाक्टर श्याम अडेर त्यही व्यक्ति हुनुहुन्छ जसको बारेमा दर्शन देखिएको थियो र धेरै समय भएको छैन त्यो क्लिनिकको बारेमा त्यसमा भनिएको थियो र उहाँले भन्नुभएको थियो यदि कसैले दर्शनको बारेमा शंका गर्यो भने मलाई बोलाओस् र विवरण हेरोस् यदि कसैले त्यो सत्य हो या होइन भनी जान्न चाहन्छ भने र त्यसपछि उनी त्यहाँ यसरी बाहिर आए र उसँग आफ्नो टोपी दाहिने हातमा थियो उसले मलाई हेर्यो र ऊ केवल रुन थाल्यो र म उतर्फ दौडेर गए अंगालो हाले उसले आफ्नो हातले मलाई अंगालो हाल्यो अनि भन्यो बिली उनी जाँदैछिन् उसले भन्यो मलाई माफ गरिदेऊ मैले गर्न सक्ने सबै कोसिस गरे, मैले विशेषज्ञ र सबैलाई ल्याए। मैले भने, श्याम निश्चय पनि उनी जाने छैनन्। उसले भन्यो, हो ऊ जाँदैछन्। र उसले भन्यो, भित्र नजाऊ बिल। मैले भने, म भित्र जानुपर्छ श्याम। उसले भन्यो, नजाऊ कृपया नजाऊ। मैले भने, मलाई भित्र जान देऊ। उसले भन्यो, म पनि तिमीसँगै जान्छु। मैले भने, होइन तिमी यही बाहिर बस, म उसको अन्तिम समयमा ऊसँगै बस्न चाहन्छु। उसले भन्यो, उनी अचेत छिन्। म कोठाभित्र पसे र नर्स त्यहाँ बसिरहेकी थिइन् र उनी रोइरहेकी थिइन् किनकि ऊ र होप एउटै विद्यालयका साथी थिए र त्यसैले मैले त्यता हेरे र उनी रुन थालिन्, आफ्नो हात माथि राखिन् र त्यहाँबाट हिँडिन् र मैले उसलाई हेरे र उसलाई हल्लाए अनि उनी त्यहाँ थिइन्। उनी 120 पाउन्डबाट तल 60 पाउन्डमा झरेकी थिइन् र मैले उसलाई हल्लाए र यदि म 100 वर्षसम्म बाँचे भने पनि त्यहाँ के भयो भन्ने कुरा म कहिल्यै भुल्न सक्दिन। उनी मतर्फ फर्किन् र ती ठूला आँखाहरूले मलाई हेरिन्। उनी मुस्कुराइन्। उनले भनिन्, तिमीले मलाई फेरि किन बोलायो बिल्ली? मैले भने, प्रिय अब मैले पैसा पाएको छु, मैले काम गर्न परेको थियो, हामी ऋणमा थियौं र $100 डाक्टरको बिल आएको थियो र त्यो तिर्नको लागि केही पनि थिएन र त्यसैले म काम गर्न जान्थे र उनी त्यो अवस्थामा हुँदा म हरेक दिन 2 वा 3 पटक उसलाई भेट्न आउँथे र रातमा उसँगै रहन्थे। मैले उसलाई भने, तिमीलाई बोलाए भन्नुको मतलब के हो? उनले भने, बिल तिमीले यसको बारेमा प्रचार गरेका छौ, तिमीले यसको विषयमा बोलेका छौ तर तिमीलाई थाहा छैन यो के हो भनेर। मैले भने, तिमीले के को बारेमा बोल्दैछौ? उनले भनिन्, स्वर्ग। उनले भनिन्, हेर। उनले भने, मलाई केही मानिसहरू पुरुषहरू वा महिलाहरूले सुरक्षा दिँदै मेरो स्वर्गीय घरमा लाँदै थिए। तिनीहरू सेता वस्त्रमा थिए र उनले भनिन्, म एकदमै आनन्द र शान्तिमा थिए। उनले भनिन्, ठूला सुन्दर चरीहरू एउटा रुखदेखि अर्को रुखसम्म उड्दै थिए। उनले भनिन्, तिमी यो नसोच कि म आफू आफैमा डुबेर भ्रममा छु। उनले भनिन्, बिल्ली म तिमीलाई हाम्रो गल्ती भन्न जाँदैछु। उनले भनिन्, यहाँ बस, म बसिन, म घुँडाले चाहिँ टेकेर उसको हातलाई समाते। उनले भनिन्, तिमीलाई थाहा छ हाम्रो गल्ती कहाँ भएको थियो? र मैले भने, हो प्रिय म जान्दछु। उनले भनिन्, हामीले कहिल्यै आमाको कुरा नसुनेको भए हुन्थ्यो, ती मानिसहरू सही थिए। र मैले भने, मलाई यो थाहा छ। उनले भनिन्, मलाई बाचा गर कि तिमी ती मानिसहरू कहाँ जानेछौ। उनले भनिन्, किनभने तिनीहरू सही छन्। र उनले भनिन्, मेरा छोराछोरीहरूलाई तिनीहरू जस्तै बनाउनु। र म उनले भनिन्, म तिमीलाई केही भन्न चाहन्छु। उनले भनिन्, म मर्दैछु तर उनले भनिन्, म भयभीत भएको छुइनँ। उनले भनिन्, त्यो सुन्दर ठाउँ छ। उनले भनिन्, एउटा मात्रै कुरा छ कि म छोडेर जान चाहन्न बिल, र म जान्दछु कि तिमीले यी दुईटा सानसानो बच्चालाई हेरचाह गर्नुपर्नेछ। उनले भनिन्, मलाई यो वाचा गर कि तिमी एक्लै बस्ने छैनौ र मेरा छोराछोरीले जीवनमा दुःख र ठोकर नपाओस्। त्यो एउटा 21 वर्षको उमेरकी आमाको लागि गम्भीर कुरा थियो। र मैले भने, म त्यो वाचा गर्न सक्दिन हो। उनले भनिन्, कृपया मलाई वाचा गर। उनले भनिन्, एउटा कुरा म तिमीलाई भन्न चाहन्छु। उनले भनिन्, तिमीलाई त्यो राइफल बन्दुक याद छ? म बन्दुक चलाउन मन पराउने मान्छे हुँ। र उनले भनिन्, तिमीले त्यो राइफल बन्दुक किन्न चाहन्थ्यौ तर तिमीसँग पुग्ने पैसा थिएन त्यो किन्नको लागि। मैले भने, हो। उनले भनिन्, मैले पैसा निकेल जम्मा गरिरहेको थिए त्यो राइफल बन्दुक तिम्रो निम्ति किन्नको लागि। उनले भनिन्, अब जब यो समाप्त हुन्छ र तिमी घर जान्छौ तब त्यहाँ फोल्डिङ बेडको तल तिमीले त्यो कागज टुक्रा भेट्छौ, त्यसमा तिमीले पैसा भेट्छौ। उनले भनिन्, मलाई बाचा गर कि तिमीले त्यो राइफल किन्नेछौ। तपाईँलाई थाहा छैन कि मलाई कस्तो महसुस भयो जब मैले त्यो 75 सेन्ट निकेल त्यहाँ रहेको देखे, मैले राइफल किने। र उनले भनिन्, तिमीलाई याद छ त्यो समय जुन बेला तिमी मेरो लागि एक जोडी मोजा किन्न तल सहरमा गएका थियौ र हामी फोर्ट वाइनमा जाँदै थियौ? मैले भने, अँ याद छ, म माछा मारेर आएको थिएँ। र उनले भने, हामी फोर्ट वाइन जान परेको थियो, मैले त्यहाँ रातमा प्रचार गर्नुपर्ने थियो। र उनले भने, तिमीलाई याद छ मैले त्यस बेला भनेको थिएँ कि त्यहाँ दुई भिन्नै किसिमको छ, एउटालाई सिफन भन्छ र अर्कोलाई चाहिँ रेयोन थियो, त्यही होइन, ठिक छ, सिफोन चाहिँ राम्रोवाला हो, सही होइन त? र उनले भनिन्, अब तिमीले मलाई केही सिफोनवाला पुरै खुट्टाको शैलीको ल्याऊ, तपाईँलाई थाहा छ त्यो मोजामा माथिपट्टि सानो खालको केही कुरा हुन्छ, र मलाई केही पनि थाहा छैन केटीको कपडाको बारेमा, त्यसैले मैले र म तल सहरको सड़कमा गएर यसो भन्दै थिए, सिफोन सिफोन सिफोन, त्यही याद गर्नु खोज्दै सिफोन सिफोन सिफोन, कसैले मलाई भन्यो हेलो बिली, मैले भने ओ हेलो हेलो, सिफोन 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 सिफोन, र म कुनामा पुगे र मैले श्रीमान स्पुनलाई भेटे, उहाँले भन्नुभयो हे बिली, के तिमीलाई थाहा छ पर्च माछा त्यो अन्तिम तटमा टोकिरहेको छ नि, मैले भने साँच्चै नै त्यो सही हो, उसले भने हो, जब उसलाई मैले छोडेर आए अनि मैले सोचे त्यो के कुरा थियो, मैले त्यो कुरा भुले, त्यसैले थेल्मा फोर्ड भन्ने एउटा केटी थियो जसलाई मैले चिन्दथे, उनी त्यहाँ 10 सेन्ट स्टोरमा काम गर्थिन् र मलाई थाहा थियो कि तिनीहरूले त्यहाँ महिलाको मोजा बेच्ने गर्थे, त्यसैले म त्यहाँ गए, मैले भने हाई थेल्मा, र उनले भनिन् हाई बिली, तिमी कस्तो छौ, होप कस्ती छिन्, र मैले भने ठिकै छु, मैले भने थेल्मा होपको लागि मलाई एउटा जोडी मोजा चाहिएको थियो, उनले भनिन् होपलाई मोजा चाहिँदैन होला, मैले भने हो म्याम उसलाई चाहिन्छ, उसले भन्यो तिमीले भन्न खोजेको स्टकिङवाला मोजा हो, ओ अँ हो, मैले भने त्यही नै हो, मैले सोचे ओ मैले फेरि मेरो मूर्खता देखाएछु, र उसले भन्यो कुन खालको उसलाई चाहिएको हो, मैले भन्यो ओ ओ, मैले भने कुन खालको तिमीसँग छ, उसले भन्यो अँ हामीसँग रेयोन छ, मलाई त्यसको भिन्नता नै थाहा थिएन, रेयोन सिफोन त्यो सबै एउटै सुनिन्थ्यो, मैले भने त्यही नै हो मलाई चाहिएको, उसले भन्यो, मैले भने मेरो लागि त्यो जोडी पुरावाला मोजा हालिदेऊ, र उसले मैले त्यो गलत भने, त्यो के हो पुरावाला शैलीको, पुरावाला शैलीको, र त्यसैले मैले भने मेरो लागि एउटा जोडी राखिदेऊ, र जब उसले मलाई दिनको लागि त्यहाँनिर गयो, त्यो मात्रै लगभग 30 सेन्टको थियो, 20 सेन्ट वा 30 सेन्टको थियो, लगभग आधा मूल्यको थियो, मैले भने ठिक छ मलाई दुई जोडी देऊ, बुझ्नुभयो, र म फर्केर घर गए, र मैले भने तिमीलाई थाहा छ प्रिय, तिमी केटीहरू केही किन्नलाई मोलतोल गर्दै पुरै सहर घुम्छौ, तिमीहरू काँच जस्तो कराएर मोलतोल गर्न मात्रै खोज्छौ, र मैले भने तर यहाँ हेर त, तिमीहरूले जुन मूल्यमा एक जोडी ल्याउँछौ त्यो पैसाले मैले यहाँ दुई जोडी ल्याएको छु, देख्यौ, मैले भने ओ त्यो मेरो व्यक्तिगत क्षमता हो, बुझ्यौ, मैले भने तिमीलाई थाहा छ यो मलाई थेल्माले बेचेको हो, मैले भने उसले मलाई आधा मूल्यमा नै यो दिएको हुनुपर्छ, उसले भने तिमीले सिफोन नै ल्यायौ नि, मैले भने हो म्याम, त्यो सबै मेरो लागि एउटै सुनिएको थियो, मलाई थाहै थिएन त्यहाँ केही भिन्नता छ भनेर, र उनले मलाई भनिन्, उनले भनिन् बिल्ली, मैले अचम्म मानेको थिए जब उसले फोर्ट वाइनमा अर्को जोडी स्टकिङ मोजा किन्न परेको थियो, उनले भनिन् मैले त्यो तिम्रो आमालाई दिए, भनिन् त्यो त वृद्धा महिलाहरूको लागि हो, भनिन् मलाई माफ गर मैले त्यसो गरे, र मैले भने ओ त्यो ठिकै छ प्रिय, र उनले भनिन् अब तिमी एक्लै नबस, र उनले भनिन् उसलाई थाहा थिएन त्यो समय पछिको केही घण्टा केही हुन जाँदै थियो भने, र मैले उसको हात समाति नै रहे जब परमेश्वरको दूतहरूले उसलाई लाँदै थियो, म घर गए, मलाई थाहा थिएन के गर्ने भनेर, म त्यहाँ राति पल्टिरहे र मैले यो सुने, मलाई लाग्छ त्यो एउटा सानो मुसा थियो, त्यो पुरानो जालीमा जहाँ केही कागजहरू थियो, र मैले ढुका मेरो खुट्टाले हानेर बन्द गरे, र त्यहाँ पछाडिपट्टि उसको किमोनो कपडा झुन्डिरहेको थियो, र त्यहाँनिर सभालयमा रहिरहेको थियो, र केही समयमा मलाई कसैले बोलायो, भन्यो बिली, र त्यो भाइ फ्रेङ्क ब्रोय थियो, उसले भन्यो तिम्रो बच्चा मर्दैछ, मैले भने मेरो बच्चा, उहाँले भन्नुभयो हो स्यारोन रोज, भन्नुभयो डाक्टर माथि हुनुहुन्छ र भन्दै हुनुहुन्छ उसलाई मेरुदण्डको क्षयरोग भएको छ, र त्यो उसको आमाबाट उसलाई आएको हो, र भन्नुभयो उनी मर्दैछिन्, म कारमा गए र त्यहाँ माथि गए, र त्यहाँ ऊ थियो सानी प्यारी केटी, र तिनीहरूले उसलाई अस्पतालमा लाँदै थिए, म उसलाई हेर्न गए, श्याम माथि आयो र भन्यो बिल्ली त्यहाँ माथिको कोठामा तिमी नजाऊ, तिमीले बिल्ली पलको बारेमा सोच्नुपर्छ, भन्यो छोरी त मर्दै नै छिन्, मैले भने डाक्टर म मेरो बच्चालाई हेर्न चाहन्छु, उहाँले भन्नुभयो हुँदैन तपाईँ भित्र जान मिल्दैन, उसलाई मेरुदण्डको संक्रमण भएको छ र त्यो तिम्रो मार्फतबाट त्यो बिल्ली पलमा सर्न सक्छ, र उहाँ बाहिर नआउन्जेलसम्म म त्यहाँ पर्खिनै रहे, ऊ मर्दै गरेको हेर्न मलाई मनाइ थियो, र उसको आमा त्यहाँ मुर्दा घरमा थियो, म तपाईँलाई भन्छु कि घुसपेट गर्ने काम पनि अत्यन्त कठिन हुन्छ, र म गए ढोकामा गए र श्याम र नर्स बाहिर गयो, म भुइँ तलामा गए, त्यो एउटा सानो अस्पताल थियो, उसलाई अलग्गै ठाउँमा राखिएको थियो र झिङ्गाहरू उसको सानो आँखामा भन्किरहेको थियो र तिनीहरूसँग एउटा सानो, जुनलाई हामीले मच्छडको झुल भन्छौ, वा सानो एउटा जाली जुन आँखाको माथि राखिएको थियो र ऊ शरीरको भागमा उसको सानो मोटो खुट्टा र उसको सानो हातहरू चलिरहेको थियो र उसलाई मैले हेरे र उनी केवल 8 महिनाको थोरै ठूलो भइसकेको नानी थियो। जब म बाहिरदेखि घर आउँथे उसको आमाले उसलाई सानो त्रिकोण कलोट लगाइदिएर बाहिर राखिदिन्थिन् र जब म आएर कारको हर्न बजाउँथे ऊ म कहाँ आउनको लागि गु 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 गर्थिन् र त्यहाँ मेरी प्यारी छोरी मर्नलाई लेटिरहेको थियो। मैले ऊतर्फ तल हेरे र मैले भने, स्यारी तिमीले बाबालाई चिन्यौ, तिमीले बाबालाई चिन्यौ स्यारी। र जब उसले हेर्यो ऊ यति धेरै पीड़ा भोगिरहेको थियो कि उसको सानो निलो आँखा बिग्रिएको थियो। त्यो देख्दा मेरो हृदय मबाटै च्यातिएको सर भयो। म भुइँमा घुँडा टेके, मैले भने, प्रभु मैले के गरेको थिए, के मैले सुसमाचार सड़कको कुना कुनामा प्रचार गरेको थिइन र मैले सबै थोक गरेको छु जुन मलाई थाहा छ। मेरो विरुद्धमा यस्तो नगर्नुहोस्, मैले ती मानिसहरूलाई कहिले थोत्रो भनेको छुइन। त्यो सासु आमा थियो जसले ती मानिसहरूलाई थोत्रो फोहोर भन्नुभएको थियो। मैले भने, म क्षमा चाहन्छु, यी सबै हुन आयो, मलाई क्षमा दिनुहोस्, मेरो बच्चालाई नलानुहोस्। र जब म प्रार्थना गर्दै थिए एउटा कालो जस्तो देखेको थियो, एउटा चादर वा कपडा जस्तो तल आयो। मैले थाहा पाए कि उहाँले मलाई अस्वीकार गर्नुभयो। अब त्यो नै मेरो जीवनको सबैभन्दा कठिन र अत्यन्त विश्वासघाती समय थियो। जब म उठे र उसलाई हेरे र मैले सोचे, शैतानले मेरो मनमा यो राखिदियो, ठिक छ, तिमीले सकेसम्म बल लगाएर प्रचार गरेको थियो र तिमीले राम्रो जीवन जिएको थियो र अब जब कुरा तिम्रो छोरीकोमा आयो उहाँले तिमीलाई धोका दिनुभयो। र मैले भने, त्यो सही हो, यदि उहाँले मेरो बच्चालाई बचाउन सक्दैन भने म पनि सक्दिन। मैले रोके, के मात्र गर्ने भनेर मलाई थाहा थिएन। र त्यसपछि मैले यो भने, प्रभु तपाईँले नै मलाई यो बच्चा दिनुभयो र तपाईँले नै उसलाई खोसेर लानुभयो, परम प्रभुको नाउँ धन्यको होस्। यदि तपाईँले मलाई नै पनि लानुभयो भने म तपाईँलाई अझै पनि प्रेम गर्नेछु र ऊ प्रति मेरो हात राख्छु। मैले भने, आशिष होस् तिमीलाई मेरी प्यारी छोरी, बाबाले तिमीलाई पालन पोषण गर्न चाहन्थ्यो, मेरो पूरा हृदयले म तिमीलाई हुर्काउन चाहन्थे, तिमीलाई प्रभुलाई प्रेम गर्नको निम्ति हुर्काउन चाहन्थे, तर मेरी मुटुको टुक्रा स्वर्गदूतहरू तिम्रो निम्ति आइरहेका छन्। बाबाले तिम्रो सानो शरीर लिएर जानेछु र आमाको बाहुलीमा राखिदिनेछु, म तिम्रो शरीरलाई आमासँगै दफनाउनेछु, कुनै दिन बाबाले तिमीलाई भेट्नेछु, त्यतिन्जेल आमासँग तिमी माथि मलाई पर्ख। जब उसको आमा मर्दै थियो उनले अन्तिम शब्दहरू बोलेकी थिइन्। उनले भनेकी थिइन्, बिल, आफ्नो काममा लागिरहनु, परमेश्वरको काममा लागिरहनु। मैले भनेको थिएँ म गर्नेछु, उनले भने, मैले भने, परमेश्वर आउनुहुँदा यदि म काममा नै रहे भने म बच्चाहरू सहित तिमीलाई भेट्न आउनेछु, यदि म त्यो बेलासम्म रहन भने म तिम्रै छेउमा गाडिनै छु। र तिमी त्यो महान ढोकाको ठिक दायाँ तर्फी बस्नु र जब सबैजना आइरहेको हुन्छ त्यहाँतिर उभिनु र बिल 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 भनेर जति सक्छौ ठूलो आवाजले कराउनु, म तिमीलाई त्यहाँ भेट्नेछु। मैले उसलाई अन्तिम विदाईको गुड बाईको चुम्बन गरे। म आजको दिनमा युद्धको मैदानमा छु, त्यो लगभग झण्डै 20 वर्ष अगाडि थियो। मेरो भेट मेरी श्रीमतीसँग त्यो बेला नै तय भएको थियो र म उसलाई भेट्नेवाला छु। र जब छोरी मरिन्, मैले सानी छोरीलाई लिए र आमाको बाहुलीमा राखे र हामीले त्यही कब्रिस्तानमा दफनाउनलाई लिएर गयौं र म त्यहाँ उभिए। भाइ स्मिथले बोल्नुभएको सुन्नलाई, त्यो मेथोडिस्ट प्रचारक जसले अन्त्येष्टिमा प्रचार गर्नुभएको थियो, खरानीको खरानी र धुलोको धुलो, र मैले सोचे हृदयको हृदय, त्यहाँ उसको विदाई भयो। त्यसपछि धेरै समय भएको थिएन, एउटा बिहानीमा मैले सानो बिल्लीलाई त्यहाँ लगेको थिएँ। ऊ मात्र एउटा सानो केटा थियो, ऊ त्यही नै कारणले ऊ मसँग हर समय सँगै रहन्छ र म उससँगै रहन्छु। म उसको लागि दुइटै बाबा पनि र आमा पनि हुनुपर्छ। मैले उसको सानो बोतल लिने गर्थे, हामीले उसको दूध राति तताउनको लागि आगो तयार पार्नलाई खर्च गर्नलाई सक्षम थिएनौं र त्यसैले मैले मेरो पछाडिको भागमा त्यसलाई यसरी राख्थे र त्यसलाई मेरो शरीरको तापले तातो नै राखिराख्थे। हामी साथी जस्तै गरी सधैँ सँगै रहने गरेका छौँ र यी दिनहरूमा जब म कामबाट बाहिर निस्किन्छु म उसलाई यो वचन हस्तान्तरण गर्न चाहन्छु र भन्छु यो लिएर जाऊ तिमी यसैमा रहिर कोही कोही मानिसहरू अचम्म मान्छन् किन मैले सधैँ बिल्लीलाई साथै ल्याइरहन्छु भने म उसलाई त्यसै छोड्नै सक्दिनँ ऊ विवाहित पनि भइसक्यो तर म अझै पनि सम्झन्छु कि उसको आमाले भनेको ऊसँगै रहिरह र हामी साथी झै गरी एकसाथ भइरहने गर्छौं मलाई याद छ सहरको वरपर हिँड्दाको बेला मेरो हातको मुनि त्यो बोतल हुने गर्थ्यो यो जुनै पनि बेलामा रुन सक्छ भनेर त्यस बेला मेरो हातमा त्यो बोतल हुने गर्थ्यो एक रात ऊ हामी पछाडिपट्टि हिँड्दै थियौं जहाँ केवल जब उसले उसलाई पाउनको लागि तय गर्दै थियो उनी चिन्तित थिइन् र केवल एउटा केटी थिए तपाईँलाई थाहा छ र म ओहोर दोहोर गर्थे त्यो पुरानो कटुसको रुखको छेउमा जुन घरको पछाडिपट्टि थियो र ऊ आफ्नो आमाको लागि रुँदै थियो र मसँग कुनै आमा थिएन उसलाई त्यहाँ लानुको लागि र मैले उसलाई बोक्थे र मैले भन्थे ओ प्रिय मैले भने उसले भन्यो बाबा मेरो आमा कहाँ हुनुहुन्छ के तपाईँले उहाँलाई त्यो जमिनमा राख्नुभएको हो मैले भने होइन प्रिय तिम्रो आमा एकदम ठिकठाक छ ऊ माथि स्वर्गमा छ र उसले एक दिन त्यहाँ केही कुरा भन्यो जसले मलाई मारेको तुल्य बनायो ऊ रुँदै थियो साथको ढिला बेडसम्म रोइरहेको थियो र मैले उसलाई मेरो ढाडमा यसरी बोक्दै र काँधमा बोकेर र यसरी सुमसुमाएर राख्दै थिए र उसले भन्यो बाबा आमालाई लिन जानुहोस् र यहाँ ल्याइदिनुहोस् र मैले भने के मैले आमालाई ल्याउन सक्दिनँ यसु उसले भन्यो ठिक छ यसुलाई मेरो आमालाई पठाइदिनुहोस् भन्नु मलाई उहाँ चाहिन्छ र मैले भने ठिक छ प्रिय म र तिमी कुनै दिन आमालाई हेर्न जानेछौ र उसले रोक्यो र भन्यो बाबा र मैले भने हजुर भन्यो मैले आमालाई त्यो त्यहाँ बादलमा देखे मेरो प्रभु म मरे तुल्य भए मैले सोचे मैले आमालाई त्यहाँ माथि बादलमा देखे रे म मात्रै झण्डै बेहोस भइन मैले सानो केटोलाई अँगालेर त्यसरी आफ्नो काखमा राखे र केवल आफ्नो शिर तल झुकाए र त्यसरी नै बसे दिनहरू बित्दै गयो मैले त्यो भुल्नै सकिनँ मैले काम गर्न खोजे घर जानै सकिनँ त्यो घर जस्तो नै रहेन र म त्यही बस्न खोजे हामीसँग केही पनि थिएन केवल त्यो पुरानो टुटे फुटेको फर्निचर थियो तर त्यो नै यस्तो चिज थियो जुनमा उसको आमाले र मैले खुसी त्यही घरमा आनन्दपूर्वक रहेका थियौं त्यो नै मेरो घर थियो र मलाई याद छ एक दिन म सार्वजनिक विभागको विद्युतीय एकाइमा काम गर्ने कोसिस गर्दै थिए त्यहाँ एउटा ठाउँमा पुरानो तार टुटेको थियो त्यसलाई लगाउनको लागि बिहानै काममा गएको थिएँ र म एउटा फलामको खम्बामा चढेको थिएँ र मैले त्यो सानी छोरीलाई आफ्नो मनबाट निकाल्न सकेको थिइनँ मैले मेरी श्रीमती गएको देखेको थिएँ तर त्यो बच्चा जाने मात्र एउटा सानो कुरा थियो र म त्यहाँ माथि थिएँ र म गाइरहेको थिएँ त्यो टाढाको डाँडामा एउटा पुरानो क्रुस खडा थियो र त्यही बेला बिजुली ट्रान्सफर्मरमा आयो र म भएको तारमा बगेर आयो र म त्यो खम्बामा झुन्डिएर काम गर्दै थिएँ र मैले हेरिरहेको थिएँ र सूर्य पछाडितिर आउँदै थियो र त्यहाँ मेरो हात दुईतिर तन्किएको जस्तो भएर त्यहाँ टाढा डाँडामा क्रुस जस्तो छाया देखियो मैले सोचे हो त्यो मेरा पापहरू थिए जसले उहाँलाई त्यहाँ क्रुसमा पुर्यायो मैले भने स्यारुन प्रिय तिमीलाई बाबालाई एकदम हेर्न मन लागेको छ प्रिय तिमी मेरो सानी प्यारी यति धेरै म तिमीलाई फेरि पनि आफ्नो अंगालोमा हाल्नलाई तडपिरहेको छु उनीहरूको मृत्यु भएको हप्तौं बितिसकेको थियो तर म आफ्नै विचारमा हराइरहेको थिएँ मैले मेरो रबरको पन्जा निकाले त्यहाँ 2300 भोल्ट बिजुली मेरै अगाडि तारमा बगिरहेको थियो मैले मेरो रबरको पन्जा निकाले मैले भने परमेश्वर म यो गर्न चाहन्न म एउटा कायर हुँ तर स्यारी बाबाले तिमीलाई र आमालाई केही मिनटमा नै हेर्न आउँदैछु मैले मेरो पन्जा निकाल्न सुरु गरे मेरो हात त्यो 2300 भोल्ट बिजुलीको तारमा हाल्नलाई तयार भए त्यो टुट्छ के हुन्छ तपाईँमा रगत समेत त्यहाँ बाँकी रहेको हुँदैन र त्यसैले मैले त्यो पन्जा तान्न सुरु गरे र त्यहाँ केही भयो जब म होसमा आए म त जमिनमा मेरो हात यसरी मेरो अनुहारमा राखेर रोइरहेको अवस्थामा बसिरहेको थिएँ त्यो परमेश्वरको अनुग्रह थियो नभए आज यहाँ मेरो चङ्गाईको सेवकाई हुने थिएन म पक्का छु यो कुरामा त्यो उहाँ स्वयं हुनुहुन्थ्यो जसले मलाई होइन तर मबाट हुने आफ्नो वरदानलाई रक्षा गर्नुभएको थियो म घरतिर जान तयार भए सबै यन्त्रहरू टाढा राखेर त्यो छोडिदिए र घर फर्किन लागे मैले अरूलाई भने म घर जाँदैछु मैले घरको वरपर सुरु गरे र मैले घरमा भएको पत्र उठाए एक किसिमको ठण्डा मौसम थियो र म भित्र पसे हाम्रो एउटा सानो कोठा थियो। म त्यो सानो कोठामा भएको एउटा सानो पलङमा सुत्थे र चिसो शीत आइरहेको थियो र एउटा मात्र त्यो पुरानो चुलो थियो। मैले त्यो पत्र लिएँ अनि त्यो पत्रमा हेरे र त्यहाँ पहिलो कुरा होपको एउटा सानो बचत गरेको पैसा थियो, 80 सेन्ट थियो, मिस स्यारोन रोज ब्रानामको लागि थियो। र फेरि पनि त्यही कुरा आयो फर्केर, म खेल हेरचाह गर्ने पाले पनि थिए। म त्यहाँनिर गए अनि मेरो बन्दुक राख्ने ठाउँबाट बन्दुक निकाले। मैले भने, प्रभु म यसरी रहिरहन सक्दिन, म मर्दैछु, म एकदमै विचलित भएको छु। मैले बन्दुकमा त्यसको घोडा ताने, मेरो शिरमा निशाना बनाई ताके, त्यो अन्धकार कोठाको पलङमा घुँडा टेकेर त्यसो गरे। मैले भने, हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा पूरा होस्। र जसै मैले कोसिस गरे र मैले बन्दुकको ट्रिगर सकेसम्मको बेसरी दाबे, मैले भने, स्वर्गमा झै यस पृथ्वीमा पूरा होस्, हाम्रो दिनभरिको रोटी आज हामीलाई दिनुहोस्। र त्यो गोली नै निस्किँदैन थियो। र मैले सोचे, ओ परमेश्वर, के तपाईँले मलाई टुक्रा टुक्रामा टुटाइराख्नु भएको हो? मैले के गरेको छु र तपाईँले मर्न समेत दिनुहुन्न? र मैले रिसले बन्दुक भुइँमा फालिदिए अनि त्यसले कोठामा केही गोली हान्यो। मैले भने, परमेश्वर, किन म मर्न पनि सक्दिन र यसबाट मुक्त हुन सक्दिन, म यसरी अब जिउन सक्दिन, तपाईँले मलाई केही गर्नु नै पर्छ अब। र म त्यहाँ लडे अनि मेरो त्यो सानो पुरानो पलङमा लडेर रुन थाले। र म पक्कै पनि निदाउन पुगेको हुनुपर्छ, मलाई थाहा छैन म सुते वा के भयो भने। म सधैँ ती पश्चिमी कुरा जस्तै हुन मन पराउँथे, मलाई सधैँ ती मध्ये एउटा टोपी पाउन इच्छा गर्थे। मेरो बुवाले आफ्नो जवान दिनहरूमा घोडालाई समात्न जाँदा सधैँ त्यसरी लगाएर हिँड्नुभयो र मैले सधैँ त्यस्तो एउटा टोपी लाउन चाहन्थे। र भाइ डेमो सखरियनले मलाई हिजो त्यस्तै एउटा टोपी ल्याइदिनु भएको छ। मैले मेरो जीवनमा पहिलो पटक त्यस्तो खालको टोपी पाएको हो, ती खालको पश्चिमी टोपी। र मलाई लाग्यो, म त्यो हरियो मैदानबाट भएर तल जाँदै थिए, यो गीत गाउँदै गएको थिए। त्यहाँ एउटा गाडा थियो जसको पाङ्ग्रा टुटेको छ, त्यो चिन्ह थियो जुन बिक्रीको लागि थियो। र जसै म त्यसबाट भएर जाँदै थिए, मैले एउटा छोपेर राखेको रातो गाडा देखे जुन पुरानो बेलगाडा जस्तै थियो र त्यसको पाङ्ग्रा भाँचेको थियो। अवश्य पनि त्यसले मेरो टुटेको परिवारलाई प्रस्तुत गरेको थियो। र जसै म नजिक गए, मैले हेरे र त्यहाँनिर एउटा एकदम सुन्दरी जवान केटी थियो जो लगभग 20 वर्षकी थिइन्, सेतो कपाल र निलो आँखा भएको, जो सेतो वस्त्रमा थिइन्। मैले उसलाई हेरे, मैले भने, कस्तो हुनुहुन्छ तपाईँ? त्यस्तै कुरा गर्न थाले। उसले भन्यो, हेलो बाबा। र म पछाडि फर्किए, मैले भने, बाबा किन? मैले भने, कसरी मिस, म तपाईँको कसरी म तपाईँको बाबा हुन सक्छु जबकि तपाईँ म जतिकै उमेरको हुनुहुन्छ? उसले भन्यो, बाबा तपाईँलाई थाहै छैन कि तपाईँ कहाँ हुनुहुन्छ भने। मैले भने, तिमीले भन्न खोजेको अर्थ के हो? उसले भन्यो, यो स्वर्ग हो। उसले भन्यो, पृथ्वीमा म तपाईँको सानी स्यारोन थिए। कसरी? मैले भने, प्रिय तिमी केवल सानी बच्ची थियो। उसले भन्यो, बाबा सानो बच्चाहरू यहाँ सानो बच्चा रहदैनन्, तिनीहरू अमर हुन्छन्। यहाँ कोही पनि बुढो हुँदैन वा उमेर ढल्दैन। र मैले भने, स्यारोन प्यारी, तिमी एउटा सुन्दरी जवान स्त्री छौ। उसले भन्यो, आमाले तपाईँलाई पर्खिरहनु भएको छ। र मैले भने, कहाँ? उसले भन्यो, माथि त्यहाँ तपाईँको नयाँ घरमा। र मैले भने, नयाँ घर? प्रणामहरू आवारा हुन्छन्, तिनीहरूको घर हुँदैन, तिनीहरू त केवल। र मैले भने, मेरो त कहिल्यै एउटा पनि घर थिएन छोरी। उसले भन्यो, तर तपाईँको यहाँ माथि एउटा घर छ बाबा। म बच्चा जस्तो गरी रुन चाहन्न, तर यो मेरो लागि यति वास्तविक थियो। जसै म यसको बारेमा सोच्न थाल्छु, यो सबै फेरि ताजा भई आउँछ। उसले भन्यो, तपाईँको यहाँ चाहिँ एउटा घर छ बाबा, म जान्दछु कि मेरो त्यहाँ एउटा घर छ, कुनै दिन म त्यहाँ जानेछु। उसले भन्यो, बिली पल, मेरो दाई कहाँ छ? र मैले भने, मैले उसलाई श्रीमती ब्रोयरकोमा मात्र केही समय अगाडि छोडेको छु। उसले भन्यो, आमाले तपाईँलाई हेर्न चाहनुहुन्छ। र म पछाडि फर्किए र हेरे र त्यहाँनिर महान ठूलो दरबारहरू थियो र त्यसको वरपर परमेश्वरको महिमा आइरहेको थियो। र मैले स्वर्गदूतहरूको गायकहरूले यो गीत गाइरहेको सुने, मेरो घर मिठो घर। र मैले मेरो कदमहरू अघि बढाए, सक्दो बल लगाएर त्यतातिर दौडिए। र जब म ढोकानिर पुगे, त्यहाँनिर होप उभिरहेकी थिइन्, सेतो चहकिलो वस्त्र लगाइरहेकी, कालो लामो रेशमी कपाल उसको ढाडसम्म झरेको थियो। उनले आफ्नो हात बढाएर अंगालो खोलिन्, जुन उनले सधैँ गरेकी थिइन् जब म घरमा थाकेर वा कहीँबाट आएको हुन्थे। मैले उसको हात समाते र मैले उसलाई भने, प्रिय, मैले तल त्यहाँ स्यारोनलाई देखे। मैले भने, ऊ एक प्रकारको जवान केटी भएकी छिन्, होइन त? उनले भनिन्, हो बिल। उनले भनिन्, बिल, आफ्नो अंगालोले मलाई बेरिन्। र उनले भनिन्, उनले मलाई सुमसुमाउँदै भनिन्, उनले भनिन्, म र स्यारोनको बारेमा सोचेर चिन्तित हुन छोडिदेऊ। मैले भने, प्रिय, मैले यो गर्न सकेकै छुइनँ। उनले भनिन्, अहिले स्यारोन र म तिमी भन्दा पनि आनन्दित अवस्थामा छौ। र उनले भनिन्, अब उपरान्त हाम्रो बारेमा सोचेर चिन्तित नहो, के मलाई बाचा गर्दैनौ? र मैले भने, हो। मैले भने, म तिमी र स्यारोनको लागि अति नै एक्लो र शून्य भएको छु, र बिल्ली सधैँ तिम्रो लागि रुन्छ। मैले भने, म बिल्लीलाई कसरी फकाऊ मलाई थाहै छैन। र उनले भनिन्, त्यो सबै ठिक हुनेछ बिल। उनले भनिन्, मात्र मलाई बाचा गर कि अब तिमी चिन्तित हुने छैनौ। र उनले भनिन्, के तिमी यहाँ तल बस्दैनौ? र मैले वरपर हेरे र त्यहाँ एउटा ठूलो कुर्सी थियो, र मलाई याद छ मैले एकपटक बस्ने कुर्सी किन्न खोजेको थिएँ। अब म समाप्त गर्न खोज्छु। मैले कुर्सी किन्न इच्छा गरेको थिएँ। हामीसँग मात्र त्यो साधारण पुरानो टुटे फुटेको खाना खाँदा बस्ने मेच सँगै कुर्सीहरू मात्रै थियो। हामीले त्यो मात्र प्रयोग गर्थ्यौं, त्यही मात्र कुर्सी थियो हाम्रो, र हामीले त्यस्तै कुर्सी किन्न चाहन्थ्यौं जस्तो यहाँ पछाडि अहिले छ। मैले भुले कि यो आरामदायी कुर्सीलाई के भन्छ जुन यहाँ पछाडि छ, र त्यो $17 मूल्य पर्थ्यो, र तपाईँले $3 दिएर अरू $1 हप्तै पछि दिन सकिन्थ्यो। र हामी एउटा कुर्सी यही तरिकाले किस्तामा लिएका थियौं। र ओ, जब म घरभित्र आउँथे, म दिनभरि काम गरेको हुन्थे, र मध्य रात हुन्जेलसम्म सड़कमा र जहाँ कहीँ मैले ठाउँ पाउँथे त्यहाँ प्रचार गर्थे, र मैले कुर्सीको किस्ता तिर्न सकिन। हामीले त्यो किस्ता तिर्न सकेनौं, र दिन बितेर बढ्दै गएको थियो, र अन्तिममा तिनीहरू मेरोमा आए र मेरो कुर्सी खोसेर लगे। त्यो रात म कहिल्यै भुल्न सक्दिन। त्यो दिन उसले मेरो लागि रसभरी बनाएको थियो। बिचरा उसलाई थाहा थियो कि त्यो समयमा मैले कुर्सी नपाउँदा म निराश हुनेवाला छु भनेर। र रातको खानापछि मैले भने, प्रिय, तिमी आज राति किन यति धेरै राम्रो कुराहरू गरिरहेका छौ? र उनले भनिन्, छिमेकीका केटाहरूलाई भनेर तिम्रो लागि माछाको लागि जमिन खन्न लगाएको छु। के तिमीलाई लाग्दैन हामी तल नदीसम्म गएर केही माछा मार्न जाने भनेर? र मैले भने, हो तर। र उनी अचानक रुन सुरु गरिन्। मैले थाहा पाए कि त्यहाँ केही समस्या त थियो, र मलाई थाहा थियो किनकि तिनीहरूले पहिले नै मलाई सूचना पठाएका थिए कि तिनीहरू त्यो कुर्सी लिन आउनेछन् भने। र हामी त्यो हप्ता $1 किस्ता तिर्न सकेका थिएनौं। हामी सक्षम थिएनौ, त्यसको लागि हामी सक्षम थिएनौ। उनले मलाई निराश भई अंगालो हालिन्, र म त्यहाँ ढोका निर गएर हेरे, र मेरो कुर्सी गइसकेको थियो। उनले मलाई त्यहाँ माथि भनिन्, तिमीले त्यो कुर्सी सम्झेको छौ बिल? र मैले भने, हो प्रिय, मलाई सम्झना छ। उनले भनिन्, त्यसैको बारेमा तिमीले सोच्दै थियौ, होइन त? मैले भने, हो। भनिन्, अब तिनीहरूले यो कुर्सीलाई लाने छैनन्, यसको मूल्य तिरिसकेको छ। उनले भनिन्, केही मिनटको लागि बस, म तिमीसँग कुरा गर्न चाहन्छु। र मैले भने, प्रिय, मैले यो बुझेकै छुइनँ। र उनले भनिन्, मलाई प्रतिज्ञा गर बिल्ली, मलाई बाचा गर कि अबदेखि तिमी चिन्तित हुने छैनौ, अब तिमी फर्केर जानेछौ। र भनिन्, मलाई बाचा गर कि तिमी चिन्तित हुने छैनौ। र मैले भने, म त्यो गर्न सक्दिन हो। र त्यसपछि म फर्किए, मेरो कोठामा अन्धकार थियो। मैले चारैतिर हेरे र मैले उसको अंगालोलाई महसुस गरे। मैले भने, हो, तिमी यही कोठामा छौ। उसले मलाई ढाडमा सुमसुमाए। उनले भने, तिमीले मलाई त्यो बाचा गर्नेछौ बिल, मलाई बाचा गर कि तिमी चिन्तित हुने छैनौ। मैले भने, म तिमीलाई बाचा गर्छु। र जब उसले मलाई ढाडमा दुई वा तीन पटक थपथपाइन् र त्यसपछि उनी गइन्, म उफ्रिए र गएर बत्ती बाले। मैले सबै ठाउँमा हेरे, उनी गइसकेकी थिइन्, तर उनी भर्खर कोठाबाट मात्र बाहिर गएकी थिइन्। उनी गएकी छैनन्, उनी अझै पनि जिइरहेकी छिन्। उनी एउटा इसाई थिइन्। बिल्ली र म यहाँ कब्रिस्तानमा गएका थियौं केही समय अगाडि। उसको आमा र दिदीको लागि फूलको गुच्छा बोकेर गएका थियौं। इस्टरको बिहानीमा गएका थियौं, र त्यसपछि हामी त्यहाँनिर रोक्यौं, र सानो बिल्ली रुन थाल्यो, र उसले भन्यो, बाबा, आमा त्यहाँ तल हुनुहुन्छ। मैले भने, होइन छोरा, होइन, उहाँ त्यहाँ तल हुनुहुन्न। तिम्रो बहिनी त्यहाँ तल छैन। हाम्रो चिहान यहाँ बन्द छ, तर टाढा त्यहाँ समुद्रको पारी एउटा चिहान छ जुन खुल्ला पडेको छ, जहाँ येशू जीवित भई उठ्नुभयो, र कुनै दिन उहाँ आउनुहुनेछ। उहाँले तिम्रो बहिनी र आमालाई आफूसँगै ल्याउनुहुनेछ। म आज युद्धको मैदानमा छु मित्रहरू, म केवल यहाँभन्दा धेरै भन्न सक्दिन। म परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। हाम्रो शिरहरू एकै मिनटको लागि झुकाउ। ओ प्रभु, धेरै पटक प्रभु, म निश्चित छु कि मानिसहरूले यो बुझ्दैनन् जब तिनीहरूले यो कुरालाई सहज रूपमा लिन्छन्, तर त्यहाँ महान दिन आउँदैछ जब येशु आउनुहुनेछ र सबै यी दुःखहरू मेटाएर टाढा लगिनेछ। म प्रार्थना गर्दछु स्वर्गीय पिता कि तपाईँले हामीलाई तयार रहन सहायता गर्नुहुनेछ, र म कुनै दिन उनलाई त्यहाँ भेट्नेछु भनिराखेको त्यो अन्तिम प्रतिज्ञा जुन मैले त्यस बिहानमा गालामा चुम्बन गरेर राखेको थिएँ, त्यसमा तपाईँले मलाई सहायता गर्नुहोस्। म विश्वास गर्छु कि ऊ ढोकामा नै उभिएर मेरो नाम कराइरहेकी हुनेछिन्। म त्यही दिनदेखि नै त्यस प्रतिज्ञामा सच्चा भई बसेको छु प्रभु। सारा संसारभरि सबै किसिमका ठाउँहरूमा सुसमाचार ल्याउने कोसिस गरेको छु। अब वृद्धा हुँदै गएको छु र थकित छु, दुखी छु। यी दिनहरू मध्ये एक दिनमा म अन्तिम पटक बाइबल बन्द गर्नेछु, र परमेश्वर तपाईँको प्रतिज्ञामा मलाई विश्वास योग्य राख्नुहोस्। तपाईँको अनुग्रह मेरो चारैतिर राख्नुहोस् प्रभु। मलाई यो जीवनका कुराहरूतिर हेर्नबाट रोक्नुहोस्, तर त्यसको निम्ति जिउन सिकाउनुहोस् जुन स्वर्गीय छ। मलाई इमान्दार रहन मदद गर्नुहोस्। म आरामदायी जीवनको निम्ति प्रार्थना गर्दिन प्रभु। जबकि ख्रिस्ट दुःख र पीड़ामा भई मर्नुभयो र तपाईँका बाँकी चेलाहरू पनि त्यसरी नै मरे, म कुनै पनि सजिलो कुरा माग्दिन, तर मलाई केवल इमान्दार र सत्यनिष्ठ हुन दिनुहोस् प्रभु। मानिसहरूले मलाई प्रेम गर्न दिनुहोस् ताकि म तिनीहरूलाई तपाईँतिर अगुवाई गर्न सकूं, र कुनै दिन जब यो सबै कुराको अन्त्य हुन्छ र हामी सबै त्यो हरियो रुखको मुनि भेला हुन्छौ, म होपको नजिक गएर उसलाई हात समाति त्यहाँ ल्याउन सकूं जहाँ एन्जलस टेम्पलका र अरू सबै मानिसहरू हुन्छन्, तब त्यो महान समय हुनेछ। म प्रार्थना गर्छु कि तपाईँको कृपा हामीहरू प्रत्येकसँग यहाँ भएको होस् र तिनीहरूमा पनि भएको होस् जो जति यहाँ छन् प्रभु, जसले तपाईँलाई चिनेका पनि नहोलान् र हुन सक्छ त्यो समुद्र पारी तिनीहरूको सानो प्रेमीहरू छन् होलान्। यदि तिनीहरूले कहिल्यै तिनीहरूको प्रतिज्ञा पूरा गरेका छैनन् भने आज तिनीहरूले पूरा गरेको होस्। हामीले आफ्ना शिर झुकाउँदै गर्दा आज दिउँसो यो ठूलो सभागृहमा म जान्न चाहन्छु, कतिजनाले भन्नुहुन्छ भाइ ब्रनाम म पनि मेरो प्रियलाई भेट्न चाहन्छु, मेरो पनि प्रेमी छ जो समुद्र पारी छ। हुन सक्छ तपाईँले पनि तिनीहरूलाई एक दिन भेट्ने प्रतिज्ञा गर्नुभएको होला। हुन सक्छ त्यो बेला जब तपाईँले आफ्नो आमालाई त्यहाँ माथि चियानमा अन्तिम विदाई गर्दा होला। हुन सक्छ जब तपाईँले आफ्नी सानी बहिनीलाई वा बाबालाई अन्तिम विदाई गर्दा वा कसैलाई त्यो चिहानमा तपाईँले भेट्ने प्रतिज्ञा गर्नुभएको थियो होला, र अझै पनि तपाईँले कहिल्यै त्यसको तयारी गर्नुभएको छैन होला। के तपाईँलाई लाग्दैन कि यो नै ठिक समय हो त्यो गर्नको निम्ति? म भावुक भएको अवस्थाबाट म माफी चाहन्छु, तर ओ तपाईँले त्यसलाई बुझ्नु भएको छैन मित्रहरू। तपाईँ जान्नुहुन्न कि कस्तो बलिदान दिएको छ, तर मेरो यो जीवन कथाको अंश कुनै पनि रूपले महत्वपूर्ण छैन। अब तपाईँहरू मध्ये कतिजनाले प्रार्थना गरिएको चाहनुहुन्छ उहाँहरू उठ्नुहोस् र यहाँ आउनुहोस्, भन्नुहोस् म मेरो प्रेमीलाई भेट्न चाहन्छु। श्रोताहरूबाट उठेर यहाँ आउनुहोस्। के तपाईँ त्यसो गर्नुहुन्छ? यदि कसैले त्यो तयारी कहिल्यै गर्नुभएको छैन भने परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। श्रीमान, म देख्दैछु एकजना वृद्ध अश्वेत व्यक्ति आउँदै गरेको, अरूहरू पनि आउँदै हुनुहुन्छ। तपाईँहरू आउनुहोस् जो बाल्कनीतिर हुनुहुन्छ, तपाईँहरू भित्रतिर आइदिनु होला या त उठिदिनुहोस्। जो जतिलाई यो वचनको प्रार्थनामा सम्झिएको चाहनुहुन्छ हो त्यस्तो तपाईँको खुट्टामा खडा हुनुहोस्, ठिक छ? तपाईँहरू सबै ठाउँमा उठिदिनु होला जसले भन्नुहुन्छ मेरो एउटा बाबा छ त्यहाँ पारी, मेरो आमा हुनुहुन्छ वा एउटा प्रेमी छ त्यहाँ पारी, म गएर तिनीहरूलाई हेर्न चाहन्छु, म तिनीहरूलाई शान्तिमा भेट्न चाहन्छु। के तपाईँ उठ्नुहुन्छ? केवल आफ्नो खुट्टामा खडा हुनुहोला तल श्रोताहरूमा जहाँकै पनि हुनुहुन्छ, खडा हुनुहोला, आफ्नो खुट्टामा उभिनुहोस् र भन्नुहोस्, म ग्रहण गर्न चाहन्छु। परमेश्वरले तपाईँलाई आशिष दिउन् महिला, त्यहाँ पछाडि परमेश्वरले तपाईँलाई आशिष दिउन् र त्यहाँ माथि पनि तपाईँहरूलाई परमेश्वरले आशिष दिउन्, प्रभुले तपाईँलाई आशिष दिउन् यहाँ श्रीमान, त्यो ठिक छ। त्यहाँ माथि बालकोनीमा पनि प्रभुले तपाईँलाई आशिष दिउन्, सबै चारैतिर सबै ठाउँमा तपाईँको आफ्नो खुट्टामा उभिनुहोस् वचनको प्रार्थनाको लागि, जसै पवित्र आत्मा यहाँ हुनुहुन्छ र हाम्रो हृदयहरूमा तोड्नको निमित्त चहल पहल गर्नुभएको छ। तपाईँलाई थाहा छ आज मण्डलीलाई आवश्यक के छ भने आफैलाई तोड्न, नम्र तुल्याउन आवश्यक छ। हामीलाई त्यहाँ कुमालेको घरमा जान आवश्यक छ। हामी आफैले बनाएको सख्त धार्मिक कुराहरू कहिले काहीँ ठिक रूपमा काम गर्दैन। हामीलाई के आवश्यक छ भने त्यो पुरानो शैलीको नम्रता, हाम्रा हृदयहरूमा पश्चाताप र परमेश्वर प्रतिको विनम्रताको आवश्यकता छ। के प्रार्थना गर्न इच्छुक सबै हामी खडा छौं, आउनुहोस् हाम्रो शिरहरू प्रार्थनाको लागि झुकाउ। ओ प्रभु, जसले फेरि पनि येशूलाई ल्याउनु भएको छ, मृत्युबाट येशूलाई ल्याउनुभयो ताकि हामी सबै उहाँ प्रतिको विश्वासबाट धर्मी ठहरिन सकौं, म प्रार्थना गर्दछु प्रभु कि यिनीहरू जो आफ्नो खुट्टामा उभेका छन् तपाईँलाई स्वीकार गर्नुको निम्ति, म प्रार्थना गर्दछु कि क्षमा तिनीहरूको निम्ति हुनेछ। र ओ प्रभु, म प्रार्थना गर्दछु कि तिनीहरूले तपाईँलाई आफ्नो मुक्तिदाता र राजा र प्रेमीको रूपमा स्वीकार गर्नेछन् र हुन सक्छ तिनीहरूको आमा र बुबा होलान् वा कोही जो त्यो समुद्र पारी छन्। त्यहाँ एउटा कुरा पक्का छ कि तिनीहरू एउटा मुक्तिदाता पाएका छन्। तिनीहरूका पापहरूबाट तिनीहरू क्षमा गरिएका हुन् र तिनीहरूका सबै अधर्म निकालिनेछन्, कि तिनीहरूको प्राणहरू थुमाको रगतद्वारा पखालिएका हुन् र तिनीहरू अबदेखि शान्तिमा रहन सकेका हुन्। र कुनै महिमाको दिनमा जब यी सबै कुराहरू समाप्त हुनेछ, त्यस दिनमा हामी तपाईँको घरमा भेला हुन सकेका हौ र त्यहाँ अटुट परिवारको रूपमा रहन सकेका हौ, ती हाम्रा प्रियहरूलाई भेट्न सकौं जो हाम्रो निम्ति त्यहाँ अर्को आयाममा प्रतीक्षा गरिरहेका छन्। यी सबै कुरा हामी तपाईँमा सुम्पिन्छौ ताकि तपाईँले तिनीहरूलाई सिद्ध शान्तिमा राख्नुहुनेछ। जसको हृदय तपाईँमा बसेको छ यसलाई प्रदान गर्नुहोस् प्रभु, जसै हामी ती कुराहरू तपाईँमा सुम्पिन्छौ, तपाईँको पुत्र प्रभु येशु ख्रीष्टको नाउँमा माग्छौ, आमेन। परमेश्वरले तपाईँलाई आशिष दिउन्। म पक्का छु कि तपाईँ कहाँ खडा हुनुहुन्छ त्यो कर्मचारीहरूले देख्नेछन् र तिनीहरू ठिक तपाईँ भएको ठाउँमा केही मिनटमै आइपुग्नेछन्। र अब तिनीहरूको लागि जसले प्रार्थनाको कार्डहरू पाउँदै हुनुहुन्छ, बिली जिन र लियो कहाँ छन्? तिनीहरू पछाडि छन्। तिनीहरू केही मिनटमै यहाँ प्रार्थनाको कार्डहरू दिन आउँदैछन्। भाइले प्रार्थना गरेर सभाको समापन गर्नुहुनेछ र त्यसपछि प्रार्थनाको कार्डहरू बाँडिनेछ। हामी केही समयमै फर्केर आउनेछौ बिमारीको निम्ति प्रार्थना गर्नको लागि, ठिक छ भाइ?